أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. طه، ما أنزلنا عليك القرآن لتشقى له ما في السماوات وما في الأرض وما بينهما وما تحت الثرى وإن تجهر بالقول فإنه يعلم السر وأخفى الله لا إله إلا وهل أتاك حديث موسى إذ رأى نارا فقال لأهلهم امكثوا إني آنست نارا لعلي آتيكم منها أو أجد على النار هدى.
جزاك الله خير. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. كيف ہیں آپ لوگ؟ کل کے پارے میں سے آپ کے ساتھ کیا گیا؟ جی آپ بتائیے. بچوں کو باقیات و صالحات میں بدلنے کی کوشش. یہ بتائیے کہ کل کی ٹپ بچوں کو نماز کی دعوت دینے پہ عمل کیا، کیسا ریزلٹ نکلا؟ جی آپ شیئر کیجئے. کہا کہ نہیں کوئی بچے نے کوئی آپ کو کمپلیمنٹ دیا؟ بچے کہیں گے ماما آپ کو کیا ہو گیا، آپ کی طبیعت ٹھیک ہے؟ جی آپ، آپ کے بچے آپ کو اٹھاتے ہیں، آپ خوش قسمت ہیں. آپ اس ان کے اٹھانے پہ اٹھ جائیں، انشاءاللہ دیکھیے گا اللہ ان سے اور بھی نیکیاں لے گا. اور کوئی کسی کی بات؟ جی آپ پیچھے سے. شاباش، بچوں کی تربیت سے پہلے اپنی تربیت. آن لائن والے بھی لکھ سکتے ہیں. اور کوئی؟ جی آپ ادھر سے. شاباش، خوف کے ساتھ محبت بھی. بچوں کے دل میں اللہ تعالیٰ کی محبت اور اس کی ناراضگی کا خوف ڈالیں تو دنیا کے کسی بھی کونے میں ہوں گے تو اللہ تعالیٰ ان کے دین ایمان کی حفاظت کرے گا. جی ادھر سے آپ. جی آپ.
علم حاصل کرنے کے لیے
صبر کرنا پڑتا ہے علم کے لیے. جی آپ. حیا عورت کا زیور ہے. الحمدللہ بہت کچھ تھا اس بارے میں، اور آج کے ہمارے نصیب میں اگر واقعی وہ سب کچھ ہوا جو ان آیات میں جو آج ہم پڑھنے والے ہیں تو انشاءاللہ حضرت عمر کی طرح ہمارا بھی دل بدل جائے گا. آئیے دیکھتے ہیں. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے دورہ قرآن 2017 کے ڈے 19 دن کا آغاز کریں گے، اور آج ہم سورۃ طٰہٰ کے آغاز سے شروع کریں گے. سورۃ طٰہٰ قرآن پاک کی ایک خوبصورت سورت ہے. حضرت عمر فاروق رضی اللہ عنہ کے ایمان کو دل سے زبان پر لانے والی یہ سورت ہے. فاطمہ بہن تھی اور عمر بھائی تھا. ساری زندگی بہن اور بھائی نے ایک دوسرے کو جو کچھ دیا اور لیا ہوگا اس میں سے سب سے خوبصورت چیز کہ بہن کی کوشش سے بھائی کو اللہ نے ایمان نصیب کر دیا. دعا کرتے ہیں کہ ہمیں بھی اپنے بھائیوں کے ایمان میں اضافے کا ذریعہ بنائے, اور اللہ تعالیٰ بھائی بہن کے رشتے میں جو ایک محبت اور ایک مٹھاس ہوتی ہے اس کو قائم رکھے, اور ہم ایک دوسرے کی دنیا کی فکریں کرتے کرتے آخرت کی فکر بھی کرنے لگ جائیں. دوسری بات ہے کہ سورت طہٰ کے اندر لفظ خشیت بہت آئے گا, تخشا, حشا, خشیا. کیوں؟ اللہ کی خشیت ہی وہ چیز ہے جو بندے کو نیکیاں کرنے پہ مائل کرتی ہے. اور اس صورت میں بھی نماز کی بہت بات ہوگی. آپ دیکھ رہے ہیں کہ اب ہم قرآن پاک کی پیک پہ ہیں, بالکل عروج پہ ہیں, اور اب یہاں آ کر ایمان اس درجے پہ فائز ہو جانا چاہیے. اب ہمیں ایمان کے ان درجوں پہ فائز ہو جانا چاہیے کہ جہاں خود نماز پڑھنے کو دل کرے. جیسے کسی سے محبت ہو تو اس سے باتیں کرنے کو دل کرتا ہے. کبھی کسی نے پوچھا دوست سے بات کرنا فرض ہے کہ سنت ہے کہ نفل ہے, کتنے پڑھوں, کس طرح پڑھوں؟ محبت دلوں کو فتح کرتی ہے. جب دل میں اللہ کی یاد ہوتی ہے نا تو نماز اصل میں وہ نماز ہوتی ہے جس میں اللہ کی یاد بھی ہے اور اللہ تعالیٰ کی محبت بھی ہے. اس کے برعکس آپ دیکھیے کہ بغیر اللہ تعالیٰ کی محبت اور اس کے ناراض ہونے کے ڈر کے جو نمازیں پڑھی جاتی ہیں وہ بس ایسے ہی ہیں. تو یخشا کا لفظ بہت دفعہ آئے گا, اور اس صورت کے اندر اصل میں حضرت موسیٰ علیہ السلام کی زندگی کے نشیب و فراز سے سبق لینا سکھایا گیا. آج پھر ہم نشیب و فراز ہی کی باتیں دیکھیں گے. جیسے حضرت یوسف علیہ السلام کی زندگی میں ہم نے دیکھی تھی, اور حقیقت ہے کہ اللہ نے جس کو بھی اپنے کام کا بنایا اس کو بہت سے مرحلوں سے گزارا, اور یہ صورت آپ کو مجھے امید بھی دلائے گی کہ ہو سکتا ہے کسی وقت اللہ ہمیں بھی چن لے. کیونکہ موسیٰ علیہ السلام کے ہاتھوں سے قتل خطا ہو چکا تھا جس کے بعد ان کو نبوت ملی, تو کوئی بڑے سے بڑا گناہ ہمارے اللہ کی طرف آنے یا اللہ تعالیٰ کے حق ہمیں چنے اس کے راستے میں رکاوٹ نہیں بنے گا انشاءاللہ. اور اس میں ہمیں مختلف قصے بھی ملیں گے, اور سب کا خلاصہ یہ ہے کہ حالات جیسے بھی ہوں صبر و استقامت سے کام لو تو اللہ تعالیٰ مدد تمہاری ضرور کرے گا. اور یہ مدنی دور کے بالکل میڈل میں تقریباً 5 نبوی کے اراؤنڈ یہ صورت نازل ہوئی تھی, اور بہت رسہ کشی تھی. ابھی حضرت عمر بھی جیسے شخص مسلمان نہیں ہوئے جو 6 ہجری میں ہوئے, یعنی جو سوری 6 نبوی میں مسلمان ہوئے تھے. تو اس صورت سے ہم بہت کچھ سیکھیں گے. آئیے دیکھتے ہیں. پچھلی صورت مریم تھی, اس میں حضرت عیسیٰ کے فالورز کو توحید کے دلائل دیے گئے. تو یہ صورت حضرت طٰہٰ ہے جس میں نصارہ کے بعد اب یہود کی ہسٹری اور حضرت موسیٰ کی زندگی کی بات ہو رہی ہے, اور اس سے اگلی صورت میں 16 نبیوں کے قصے ہم پڑھنے والے ہیں, لیکن اس ایک صورت میں حضرت موسیٰ کا قصہ ہے. اور یاد رکھیے کہ حضرت موسیٰ کا تذکرہ قرآن پاک میں سب سے زیادہ ہوا ہے, جس نبی کا ذکر سب سے زیادہ ہوا وہ اسی میں ہے. اور اس میں ایک اور بھی چیز ہے کہ اس صورت کا آغاز بھی اللہ تعالیٰ کے قرآن سے ہے, طٰہٰ ما انزلنا علیک القرآن لتشقیٰ, اور آپ آخری آیتوں میں بھی قرآن ہی کا تذکرہ پڑھیں گے. اللہ تعالیٰ ہمیں اس سے بہترین فائدہ لینے والا بنائے. آئیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. طٰہٰ ما انزلنا حازل سوری ما انزلنا علیک القرآن لتشقیٰ. طٰہٰ ہم نے یہ قرآن تم پر اس لیے نازل نہیں کیا کہ تم مصیبت میں پڑ جاؤ, یہ تو ایک یاد دہانی ہے ہر اس شخص کے لیے جو ڈرے. کتنا خوبصورت پیغام ہے. کیوں ڈرتے ہو اس قرآن سے؟ کیوں تم کہتے ہو قرآن کے بعد زندگی بوجھل ہو گئی, مشکل ہو گئی, حالات تنگ ہو گئے, اب وقت نہیں ملتا, اب یہ ہوا؟ تو اس پہ میرے آپ کا عمل بھی یہی ہے کہ اس قرآن کو اپنے لیے وجہ مصیبت نہیں بنانا, اس کو ایک آنر بنانا ہے. اور حقیقت یہ ہے کہ جتنا زیادہ ہم اس کتاب کو اپنے دل کی بہار بنائیں گے اتنا ہی زیادہ ہمیں اس کتاب سے فائدہ ہوگا. نازل کیا گیا اس ذات کی طرف سے جس نے پیدا کیا زمینوں کو اور بلند آسمانوں کو. الرحمن علی العرش استوی, وہ رحمان جو عرش پر مستوی ہوا. لہو ما فی السماوات و ما فی الارض, اسی کا ہے جو کچھ آسمان و زمین میں ہے. 3 سیکنڈ سوچئے کتنا مروب ہوتے ہیں دنیا میں کسی کا گھر, بنگلہ, کوٹھی, گاڑی دیکھ کر, کسی کا کوئی بہت بڑا محل ہو, کہتے ہیں ہائے ہو لکی دے یار. کیا ہم اللہ سے متاثر نہیں ہوتے؟ سب آپ کے رب کے, میرے رب کے. تو پھر جب آپ اور میں اس رب کے نام کے ساتھ اپنے آپ کو جوڑیں گے تو سب کس کا ہو جائے گا؟ آپ کا, میرا ہو جائے گا. جو آسمان و زمین کے درمیان میں ہے اور جو مٹی کے نیچے ہیں, تم چاہے اپنی بات پکار کر کہو، وہ تو چپکے سے کہی ہوئی بات بلکہ اس سے مخفی تر بات بھی جانتا ہے، وہ اللہ ہے، اس کے سوا کوئی خدا نہیں، اس کے لیے بہترین نام ہے۔ دنیا میں دیکھیے جو لوگ بہت مال رکھتے ہیں یا اتھارٹی رکھتے ہیں تو عموماً وہ لوگوں کی ریچ سے اوپر چلے جاتے ہیں، ان تک پہنچنے میں بیچ میں کئی سہارے ڈھونڈنے پڑتے ہیں۔ اللہ نے آپ کو مجھے اپنا نام، اپنا ایڈریس، اپنا ایک ایک پتہ خود دیا ہوا ہے کہ جب چاہو پکارو۔ وہ اذا سألک عبادی انی فانی قریب، تو خوش قسمت ہے وہ لوگ جو اپنے ہر دکھ اور ہر تکلیف اور ضرورت کے وقت اپنے رب کو پکارتے ہیں۔ اب یہاں سے موسیٰ علیہ السلام کی زندگی کی کہانی شروع ہوتی ہے۔ وہل اتاک حدیث موسیٰ، اور یہ انداز بھی دیکھیے کتنا پیارا ہے، اور تمہیں کچھ موسیٰ کی خبر بھی پہنچی ہے۔ کسی کو ایک دم کوئی بات سنانے لگ جائیں تو شاید اس کی توجہ نہ ہو، تو سوالیہ انداز سے بات شروع کی جائے تو توجہ زیادہ مبذول ہوتی ہے۔ یہاں پیرنٹنگ کا ایک نقطہ بھی نوٹ کریں، اپنے بچے کو کچھ کہنے کی بجائے یہ انداز اختیار کیا کریں، بیٹا آپ کو پتہ ہے، بیٹا آپ نے کچھ سنا، بیٹا آپ جانتے ہیں نماز سے کیا ہوتا ہے، بیٹا آپ جانتے ہیں۔ جب وہ آپ کی طرف اپنے کان لگا دیں پھر دل کھول کر آپ ان سے باتیں کریں۔ کیا خبر، جب کہ اس نے ایک آگ دیکھی اور اپنے گھر والوں سے کہا ذرا ٹھہرو میں نے ایک آگ دیکھی ہے، شاید کہ تمہارے لیے ایک آدھ انگارہ لے آؤں یا اس آگ پر مجھے راستے کے متعلق رہنمائی مل جائے۔ وہاں پہنچے تو پکارا گیا، موسیٰ میں ہی تیرا رب ہوں۔ ذرا سا رکیے اور اس کے عربی لفظوں کو پڑھیے، آپ کو اپنے دل پر رقت طاری ہوتی ہوئی محسوس ہوگی، کیونکہ ہم ہمیشہ کیا پڑھتے ہیں، لا الہ الا اللہ۔ یہاں کیا لکھا ہوا ہے، اننی انا اللہ، بے شک میں ہی اللہ ہوں۔ ذرا امیجن تو کیجئے موسیٰ کے دل کا کیا حال ہوا ہوگا، اللہ نے جب پکارا ہوگا کہ میں ہوں اللہ، جوتیاں اتار دے تو وادی مقدس طوبہ میں ہے اور میں نے تجھ کو چن لیا، سن جو کچھ وہی کیا جاتا ہے، میں ہی اللہ ہوں، میرے سوا کوئی خدا نہیں۔ جو کیفیت موسیٰ کی وہاں ہوئی ہوگی نا، وہ آپ کی میری نماز میں ہو سکتی ہے۔ یاد رکھیے نبی صلی اللہ علیہ وسلم کو معراج کے موقع پہ بلا کر کلام کیا گیا، اللہ تعالیٰ کے نبی نے کلام کیا، اللہ تعالیٰ سے ڈائریکٹ بات چیت ہوئی۔ آپ کے میرے ساتھ کیسے ہوں گی جب ہم نماز پڑھ کے اللہ سے باتیں کرتے ہیں، اور جب ہم قرآن پڑھتے ہیں نا تو کلام ہوتا ہے۔ کیا آپ کو کبھی کبھی قرآن سنتے وقت محسوس نہیں ہوتا کہ ہماری یہ کال ملی ہوئی ہے اور ڈائریکٹ ڈائلنگ ہے اور ہم اپنے رب سے باتیں کریں؟ مجھے تو اکثر وقت کا احساس ہی نہیں ہوتا، ایسے لگتا ہے کہ بالکل کوئی توڑے بھی نہ سلسلے کو۔ اللہ تعالیٰ کے ساتھ تعلق کو محسوس کرنے کا بہترین طریقہ اس کتاب کو تھام لیجئے۔ ساتھ ہی فرما دیا، کرو کیا، واقم الصلاۃ لذکری، بس تو میری بندگی کر اور میری یاد کے لیے نماز قائم کر۔ آپ کو یاد ہے سورۃ مریم میں حضرت عیسیٰ کا پہلا کلام تھا، کیا کہا، انی عبداللہ آتانی الکتاب، کتاب دی گئی، اور اسی میں کیا حکم دیا گیا تھا، نماز کا۔ حضرت موسیٰ کو کس بات کا حکم دیا جا رہا ہے، نماز کا۔ نبی صلی اللہ علیہ وسلم سے کلام ہوا تو اور معراج کے موقع پہ تو کیا تحفہ ملا، نماز۔ تو نماز، نماز اور نماز، دین کی معراج نماز ہے۔ نبی صلی اللہ علیہ وسلم کو تو کتنے فاصلے طے کروا کے معراج کروائی گئی، میری آپ کی معراج کب ہوگی، جب ہم دل سے نماز پڑھیں گے۔ لیکن بات یہ ہے کہ وہ نماز جس میں رابطہ نہ جڑا ہو، اس سے کیا ملے گا؟ اللہ کہتے ہیں میری یاد کے لیے نماز پڑھو، ہمارا آج حال کیا کہ ہمیں سب یاد آتے ہیں نماز میں اللہ کے سوا، سب بھولی بسری باتوں کا جواب ملتا ہے نماز میں۔ اور سچی بات ہے کہ اللہ تو کیا یاد رہے، ہمیں تو یہ بھی یاد نہیں رہتا کہ رکعتیں کتنی پڑی ہیں۔ پھر اس نماز سے ہمارے دل کی دنیا کیسے بدلے؟ آپ دیکھیے جب مین کنیکشن بند ہوتا ہے نا تو آپ جتنے مرضی بٹن دبا دیں بل پھر بھی نہیں چلتے۔ اسی طرح ہمارا اللہ تعالیٰ سے مین کنیکشن اگر محبت کا کٹا ہوا ہے یا مین سوئچ بند ہے تو نماز کی جتنی مرضی رکعتیں پڑھ لیں فائدہ نہیں ہوتا۔ دعا کیجئے کہ اللہ ہمیں نمازوں، ہماری نمازوں کو زندہ کر دے۔ پھر آپ دیکھیے کہ نماز کا فائدہ کیا ہوتا ہے، کہ یہ اللہ تعالیٰ کے ساتھ ہمارا ڈائریکٹ تعلق پیدا کرتی ہے۔ کیسے؟ مثلا آپ نے کبھی پاکستان میں دیکھا ہوگا کہ پانی کھینچنے کے لیے موٹر چلائی جاتی ہے نا، اب نیچے پانی ہے، بجلی کی پاور کے ساتھ آپ ایک موٹر چلاتے ہیں، پانی اوپر چلا جاتا ہے۔ کبھی آپ نے دیکھا ہو پانی، موٹر چل رہی ہے، پانی نہیں آ رہا اوپر، بعد میں پتہ چلتا والو بند تھا، اوہو والو کھولا، گھٹ گھٹ پانی اوپر چلا گیا۔ بالکل اسی طرح مجھے آپ کو دن میں کئی بار اللہ تعالیٰ سے کلام کا موقع ملتا ہے، ہمیں دعاؤں کی صورت اللہ تعالیٰ سے موقع مل جاتا ہے اور بات کرنی بھی ہوتی ہے، لیکن ہمارا تعلق ٹوٹا ہوا ہے۔ आप फोन उठाएं और बगैर कनेक्शन मिलाए बातें शुरू कर दें, किससे बात कर रहे कोई नहीं है, कौन कोई नहीं, रब्ता ही नहीं हुआ, कहते नहीं लाइन कट गई। तो आज आपने जरूर इस चीज पे गौर करना है, अपने बच्चों की नमाजों को तो देखना है, अपनी भी तो देखें। यकीन करें अगर ये नमाज का वक्त आपने अपने लिए रख लिया, सब कुछ बंद, सारे सहारे कट गए, सब कुछ पीछे हो गया, तो उसके बाद आप देखेंगे कि इंशाल्लाह ताला आपका अगली नमाज पढ़ने को दिल करेगा। और नमाजों की कबूलियत की शर्त यह है, नमाज की कबूलियत की शान क्या है कि आपको अगली नमाज का इंतजार लग जाए। क्यामत की घड़ी जरूर आने वाली है, मैं इसका वक्त मख्फी रखना चाहता हूँ ताकि हर नफ्स अपनी सही के मुताबिक बदला पाए। बस कोई ऐसा शख्स जिस पर ईमान नहीं लाता और अपनी ख्वाहिश नफ्स का बंदा बन गया, वो तुझको इस घड़ी की फिक्र से न रोक दे वरना तू हलाकत में पड़ जाएगा। क्या पता चला कि नफ्स की ख्वाहिशात जितनी पूरी करते रहें उतनी ही क्यामत दूर लगती है, उतना ही इंसान आखिरत से गाफिल हो जाता है। और ए मूसा, ये आपके हाथ में क्या है? मूसा अलैहिस्सलाम ने जवाब दिया, ये मेरी लाठी है, इस पर टेक लगाकर चलता हूँ, इससे अपनी बकरियों के लिए पत्ते झाड़ता हूँ और भी बहुत से काम है जो उससे लेता हूँ। मूसा तो अपनी लाठी के गुण गा रहे हैं। आज की जुबान में कह दें कि मूसा ने कहा, मेरा तो इसके इस बगैर एक मिनट गुजारा नहीं, हुक्म सुनिए शाने बे नियाजी, काल अल्किहा या मूसा, मूसा फेंक दे इसको। ये क्या हुआ, ये करना पड़ता है, लिख लीजिए, वो सहारे जो मैंने आपने पकड़े होते हैं उसको फेंकना पड़ता है, फिर याद समझ आएगी। और यहाँ ये भी बात पता चलती है कि जो वही को गौर से सुनेगा वही चुना जाएगा। खैर, मूसा ने ना सवाल पूछा, ना बात की, ना कुछ, कहा ठीक है, फल का फैजा ही या हैयतुन तसा। मूसा अलैहिस्सलाम ने इसको फेंक दिया और यकायक वो तो एक सांप था जो दौड़ रहा था। ये है बंदगी, इसको लिख लें, ये चाहिए मुझे अपने से और आपको अपने आप से। नबियों ने चूचा नहीं की, हम तो हिकमत ही मालूम करते रह जाते, क्यों फेंकूं, इसके बगैर क्या हो गया, फेंक दिया तो क्या हो गया, फिर मुझे ज़रूरत पड़ गई तो क्या हो गया, कोई शेर आ गया तो कैसे मारूंगा, और अगर देख लीजिए अल्लाह जी मुझे श्योरिटी दें फिर मैं जाऊंगा। अल्लाह ने कहना था मूसा जी आप घर बैठे, मुझे नहीं आपकी ज़रूरत, लिख लीजिए ये काम। ये है वो सबमिशन, या कना बुदो या कनस्ताई, अल्लाह के कहने पर छोड़ा, वही चीज फायदे की बन के पेश कर गई। और जब छोड़ा तो पता चला असल ये था। हमने भी बहुत सारी चीजें दुनिया में थामी होती हैं, हम कहते फी हमारे बखरा, बड़े फायदे की चीज है, जब अल्लाह के हुक्म पे छोड़े फिर पता चलता है इसने तो मेरी जिंदगी जीरन की हुई थी। और ये चीज मैंने बहुत साथियों से सुनी है जो किसी न किसी कर्जे के बोझ में फंसे हुए थे, इंटरेस्ट बेस्ड कर्जे, और वो खुश थे कि कोई बात नहीं कोई नहीं, एक 20 साल बाद से घर तो अपना हो जाएगा। जब अल्लाह ने कुछ उनको समझ दी, होश दी, उससे निकले, कहते हैं अब आसूदगी से सांस लिया, हमें तो एहसास ही नहीं था कि हम इतने चक्रों में फंसे हुए, जो कमाई होती है सारी चली जाती है, इधर पैसे आते हैं उधर किस्तों में चले जाते हैं। तो याद रखिए कि मेरी आपकी अकल इतनी ज्यादा नहीं है, अल्लाह को पता है मेरे आपके हक में क्या बेहतर है। खैर, अब सांप बन गया तो एक और इम्तिहान, काला खुजहा वला तखफ, पकड़ ले इसको और डर नहीं, हम इसे फिर वैसा ही कर देंगे जैसी ये थी। जरा रुकिए, खुद को सहरा में महसूस करें, अंधेरी रात है, बीवी दूर बैठी है, उसके लिए कुछ आग पानी का इंतजाम करने गए हुए, रात के अंधेरे में ये सारी कॉन्वर्सेशंस हो रही हैं, आपके हाथ का असा है, आप तो उसको अपना दोस्त समझे बैठे थे, पता चला असल में सांप था, और जब सांप बन गया अल्लाह के कहने पर आपने छोड़ा तो कहा पकड़ो। मैं यहाँ कांप जाती हूँ, देखिए लाठी छोड़ना आसान था, चलो नहीं तो ना सही, अभी मैं खुद भी चल सकता हूँ, अल्लाह के कहने पे खुजहा वाला हुक्म आसान है कि मुश्किल, बहुत मुश्किल, सांप को कोई पकड़ सकता, मूसा को तो नहीं पता था ये सांप बाद में लाठी बनेगी। ये है बंदगी, ये है असल में क्वालिफिकेशंस। और लिख ले, अल्लाह ताला मूसा को टेलर मेड बना रहे थे, अभी अल्लाह ताला कहेंगे, तो यहां समझिए अल्लाह ताला ने जिससे दीन का काम लेना होता है पहले उसको टेलर मेड करता है। जैसे आप दर्जी को नाप देते हैं ना, ये लंबा, इतना छोटा, यहाँ के बाजू, ये काटो, ऐसा कट, वैसा कट, फिर जब वो कपड़ा पहनते हैं आप कहते हैं अब ठीक है, अब ये नाप का सिला हुआ है। बिल्कुल इसी तरह हम अपनी तरफ से बहुत ही उलझे होते हैं, हमारी जिंदगी में कई चीजें बेकार होती हैं, अल्लाह के बंद हम अल्लाह के कामों की दुआएं करते हैं और वाकई मुखलिस होते हैं उसमें, तो फिर अल्लाह कहते हैं आप ट्रिम करो, अपना वजन गुनाहों का कम करो ताकि इस कमीज के अंदर तुम फिट हो जाओ। और यकीन कीजिए बहुत सारों को पहले नहीं पता होता कि कल अल्लाह हमें क्या बना देगा। किसी कामयाब, किसी फाल, किसी दूसरों को फायदा देने वाले बंदे से पूछो, सुनाओ 10 साल पहले क्या सोचते थे, सुनाए स्कूल लाइफ में क्या सोचते थे, कॉलेज लाइफ में क्या था, आप ही जैसे थे, ऐसे ही थे जैसे सब होते हैं, हमने तो कभी सोचा भी नहीं था। और दुनिया की जितनी मर्जी तरक्की इज्जत दुनिया में मिल जाए, लेकिन दीन की इज्जत मिलने से पहले ये शर्त है कि समेना व अताना। नहीं समझ आ रही फिर तो और करें, हिकमत नहीं मालूम हो रही तो और करें, कहे कि मैं अपनी अन्ना को तोड़ रहा हूं, मैं अपने बुत को तोड़ रहा हूं, क्योंकि मैंने अल्लाह के ये करके दिखाना है कि मैं उसके रास्ते में कितनी संजीदा हूं। फिर आप देखिए, जब पकड़ लिया तो पहले खौफ था, अब उम्मीद। अलीमानु बैनल खौफी व रिजा की बड़ी खूबसूरत मिसाल है कि पहले खौफजदा किया सांप दिखाकर, और आप उम्मीद अफजा बात क्या, और जरा अपना हाथ अपनी बगल में दबा, चमकता हुआ निकलेगा बगैर किसी तकलीफ के। ये दूसरी निशानी है, इसलिए कि हम तुझे अपनी बड़ी बड़ी निशानियां दिखाने वाले हैं। यहां से फिर नोट कीजिए कमल की बात, शुरू शुरू में बहुत मुश्किल होता है दीन का काम करना, जैसे हर नया काम मुश्किल होता है, प्रैक्टिस भी नहीं होती और अना भी बहुत होती है, और अपने आप को खुद पसंद करने का बहुत शौक भी होता है, और सबसे बड़ी बात है इर्द गिर्द को उसकी मिसाल भी नहीं दिखती। आप एक दफा जबर करके, वो जिसको कहते हैं मुंह सर लपेट के, बस चल पड़े उस रास्ते में, उसके बाद जिसको पंजाबी में कहते हैं सत्ते ही खैरा, फिर नहीं नुकसान होता। ये ऐसे ही है जैसे शादी का शुरू का साल बहुत मुश्किल होता है, ग्लैमरस बहुत लगती है, कभी यंग बच्चियों से शादी का नाम छेड़े तो शर्माएंगी लुझाएंगी, उनको क्या लगता है शादी क्या है, अच्छे कपड़े पहनना, जेवर पहनना, घूमना फिरना, खाना पीना, और सबसे बड़ी बात आजादी, अम्मा अब्बा से पूछना नहीं पड़ेगा कहीं जाते हुए। ये पहले दौर की लड़कियों की कहानियां थी, आजकल तो ऐसा नहीं है, लेकिन आपके जहन में ग्लैमर होता है। जूं ही शादी होती है रोती क्यों है, वो एक भाई था तो बहन को देखा शादी के एक दो दिन पहले, खूब रोती जाती, जैसे लड़कियां पहले रोती थी, कहता हाँ तैयारियां तो बड़े शौक से कर ली हैं, आखिरी दिन रो रही है, यानी बढ़ चढ़ के तैयारियां करती हैं लेकिन रोती हैं। लेकिन जब शादी करके वहां पहुंचते हैं उस घर में, और उसी इंसान से जिसके लिए इंसान का ऐसे लगता था ना मिला तो पता नहीं क्या होगा, तो फिर कहते इट्स ओके, ना भी मिलता तो ठीक था। फिर उसके बाद जरा सा वास्ता पड़ा, जिस दिन सास ने झाड़ू हाथ में पकड़ाया और आंसू निकले मोटे मोटे, और जिस दिन मियाँ साहब ने कहा कि बेगम अब जरा आप उठिए, मेहंदी उतर गई है, मेरे कपड़े भी इस्त्री कर दें धो दें, फिर समझ आता है। वो साल बड़ा औखा होता है, एक साल में एक बच्ची अगर एडजस्ट हो गई फिर वो सारा घर उसका है। अब एक मिसाल दी आपको, अब ये मिसालें तो हमें बहुत आती हैं दीन के रास्ते में, अल्लाह के रास्ते में, अल्लाह का बनने में। बस आप इसी मिसाल को थोड़ा सा और आगे एलेबोरेट कर लें, सिर्फ नफ्स पे, नफ्स कहते हैं कि एक पाँव तुम नफ्स पे रखो तो तुम्हारा अगला पाँव जन्नत में होगा। मन खाफा नफ्स अनिल हवा, तो मूसा अलैहि सलाम ने अल्लाह की बात मानी, अल्लाह ने उनको बड़ी बड़ी निशानियां दिखा दी। अब मूसा अलैहि सलाम इस काबिल हो गए कि वो पहुंचे फिरौन जैसे दरबार में। अच्छा आप सोच रहे होंगे कि आखिर इतनी क्या मुश्किलें हैं, क्या हो गया, क्या फर्क पड़ता है, लो हम कोई नाकाम है, हमने जिंदगी में कभी कोई काम नहीं किए, हमने हमें कोई तजर्बा नहीं, हमने बच्चे नहीं पाले, हमने घर नहीं बनाए, और क्या हमने दुनिया में भला कोई दुनिया के काम नहीं किए। ना ना ना, सबसे डिफरेंट काम है दीन का। यकीन करिए कि भीड़ों के छज्जे में हाथ डालना आसान, लोगों से बुराइयां छुड़ाना, लोगों के अकायद को चेंज कराना, लोगों को नफ्स परस्ती से निकालना मुश्किल। अगर आपकी ये सख्त किस्म की अल्लाह ताला ने ट्रेनिंग ना की हो ना, तो आप जम ही नहीं सकते। सबसे बड़ा नुकसान क्या होता है इसका, कि फिर आप शुरू करके पीछे हो जाते हैं, और याद रखिए कि अधूरी कोशिशें पूरे फवायद कभी नहीं देती। तो अल्लाह ताला ने मूसा अलैहि सलाम जो पीछे फिरौनी के घर में पले हुए थे, अब देखिए उसी फिरौन के पास भेज रहे हैं अल्लाह ताला। आगे इंशाल्लाह सूरह कसस में आपको पूरी तरतीब से स्टोरी मिलेगी, यहां बस चंक्स हैं। मूसा अलैहि सलाम ने चूंकि फिरौन के पास जाना था और फिरौन को अपने ऊपर बड़ा मान था, अना रब्बुकुम अल आला, अगर मूसा अलैहिस्सलाम का ये एक छोटा सा ट्यूटोरियल और एक ये छोटा सा ट्रेनिंग सेशन ना होता ना, तो फिरौन के दरबार में पहुंच के मूसा की घिग्गी बन जाती और वो वहां परेशान में होते। तो अल्लाह ताला ने मूसा अलैहिस्सलाम को खौफ और उम्मीद दोनों दिखा दी कि सब कुछ है मेरे हाथ में, फिरौन से ना डरना। असल में अल्लाह ताला बंदे को निडर करता है, बहादुर बनाता है। अब इमेजिन कीजिए फिरौन के पास भेजने की बात हो रही है, फरमाया अब तू फिरौन के पास जा, वो सरकश हो गया है। मूसा अलैहिस्सलाम ने अर्ज किया रब्बि श्रहली सदरी व यस्सिरली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली, پروردگار میرا سینہ کھول دے اور میرے کام کو میرے لیے آسان کر دے اور میری زبان کی گرہ کو سلجھا دے تاکہ لوگ میری بات سمجھیں اور میرے لیے میرے اپنے کنبے سے ایک وزیر مقرر کر دے ہارون جو میرا بھائی ہے، اس کے ذریعے سے میرا ہاتھ مضبوط کر دے اور اس کو میرے کام میں شریک کر دے تاکہ ہم خوب تیری پاکی بیان کریں، اپنے گن نہیں اللہ کی پاکی بیان کریں اور خوب تیرا چرچا کریں، اپنا چرچا نہیں، اپنی شہرت مقصود نہیں ہے، اپنا نام بڑا کرنا مقصد نہیں ہے، فیمس ہونا نہیں ہے، لائکس میں آنا نہیں ہے، بلکہ تیرے چرچے کریں، اور تو ہمیشہ ہمارے حال پر نگران رہا ہے۔ ذرا سا موسیٰ کے اس کلام میں سے عمل کی باتیں لیجئے۔ پہلی بات ہے دعاؤں سے بد سہارا لیجئے۔ آپ میں سے کوئی ایسی سسٹر نہیں ہوگی میرے گمان کے مطابق جن کو یہ دعا نہیں آتی۔ پڑھتے ہیں صبح آپ لوگ؟ سب پڑھتے ہیں؟ 30, 32, 34 دن جب پڑھیں گے تو یاد تو ہو ہی جائے گی۔ اس کو اپنی حرز جان بنا لیں۔ اور پھر یہ کہوں گی جب بچوں کو یا میاں کو نماز کے لیے کہنا ہو، چپکے سے دل میں یہ دعا پڑھ لیں، اَن یَفْقَهُ قَوْلِی۔ کسی بندے کو، میں نے تو اپنے لیے ایک گرہ باندھی ہوئی ہے، میں نے کسی بندے کو اپنی کوئی بات کہنی ہے، درد تو ایک ہمیں یعنی یہاں بیٹھنا تو ایک قسم کا فنکشنل بیٹھنا ہوتا ہے نا، یہاں تم خطبے میں پڑھتے ہی ہیں، اس کے بغیر تو واللہ ہی زبان ہی نہیں کھلتی۔ لیکن کسی بندے سے آپ نے کچھ کہنا ہے، میاں سے کوئی بات منوانی ہے، گھر والوں سے منوانی ہے، کسی سے، ساتھیوں سے، یہ دعا پڑھنا آپ کو اتنا فائدہ دے گا کہ وہ آپ کا پوائنٹ آف ویو سمجھیں۔ اس کے باوجود بھی کوئی سمجھ جائے تو بڑی بات ہے، لیکن دعاؤں سے بہت فائدہ ہوتا ہے۔ دوسری بات آپ دیکھیے کہ موسیٰ علیہ السلام نے اپنے بھائی کے لیے فرمائش کی، دل کھلا تھا۔ ہم ہوتے ہم کہتے صرف مجھے ہی مل جائے، پھر میرا نام آئے گا، پھر سارا خاندان کہے گا اس ساری بہنوں میں سے اللہ نے اس کو چنا ہے، واہ 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 واہ، ہاں 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 ہاں، بھائی آپ 6 بہنیں ہیں، اللہ نے آپ کو چن لیا تو باقی 5 کیا آپ کی دشمن ہو گئی؟ تو یاد رکھیے ایمان والا ہمیشہ دوسروں کے لیے شیئرنگ اور کیئرنگ ہوتا ہے۔ پھر اگلی بات دیکھیے کہ موسیٰ علیہ السلام کی اس ٹاک سے اور اس چھوٹے سے پوائنٹ سے یہ پتہ چل جاتا ہے، 1 اکیلا 2 گیارہ۔ اچھا گھر کا ہی بندہ کیوں مانگا؟ کیا یہ فیوریٹزم نہیں ہے؟ نہیں، یہ فیوریٹزم نہیں ہے۔ جتنا کمفرٹیبل انسان اپنے گھر والوں کے ساتھ دین کا کام کر کے ہوتا ہے، کسی اور کے ساتھ نہیں ہوتا۔ اسی سے لائک مائنڈیڈنیس بھی ہے۔ اور آپ دیکھیے کہ ایک جیسی عادتیں، ایک جیسے اتوار، ایک جیسا ماحول، تو یہ بہت زیادہ فائدہ دیتا ہے انسان کو۔ پھر اس کے بعد ایک اور چیز نوٹ کریے گا، اور وہ کیا ہے کہ موسیٰ علیہ السلام نے اصل تبلیغ کا جو مقصد ہے نا، اس پہ نظر رکھی، اور وہ کیا ہے؟ اللہ کا نام بلند ہو۔ بس یہ میرے آپ کے لیے اس میں سے نکتے ہیں۔ جب اللہ آپ کو مجھے موقع دے، ہمیں بھی یہی کام کرنا ہے۔ جواب سنیے دعا کا، فرمایا دیا گیا جو تو نے مانگا ہے موسیٰ، ہم نے پھر ایک مرتبہ تجھ پر احسان کیا۔ یہ کون سا احسان ہے بتائیے؟ اپنے دین کے لیے چننا۔ دیکھیے کسی کو جاب ملے، کوئی کسی یونیورسٹی میں الیکٹ ہو جائے، کسی جگہ اس کا نام مل جائے، اللہ سبحانہ تعالیٰ اس سے بڑی خوبی ادھر دے رہے ہیں، اور وہ کیا ہے کہ تجھ پر میں نے احسان کیا، تجھے اپنے کام کا بنا لیا۔ یاد کرو وہ وقت جبکہ ہم نے تیری ماں کو اشارہ کیا، ایسا اشارہ جو وحی کے ذریعے سے ہی کیا جاتا ہے، کہ اس بچے کو صندوق میں رکھ اور صندوق کو دریا میں چھوڑ دے، اور دریا اسے ساحل پر پھینک دے گا، اور اسے میرا دشمن اور میرے بچے کا دشمن اٹھا لے گا۔ یہاں ہے ام موسیٰ کی بات۔ ذرا سا سوچیے، آپ میں سے اکثر شادی شدہ خواتین ہیں، مائیں ہوں گی، امیجن تو کیجیے ام موسیٰ کے دل پہ کیا گزری ہوگی، کتنی دفعہ اس کو اٹھایا ہوگا، منہ چوما ہوگا، پیار کیا ہوگا، نہلایا دھلایا ہوگا، اچھا میرے بچے رب کے حوالے، جو بھی ہوگا۔ یہ لوگ روبوٹس نہیں تھے، جذبے تھے، بس انہوں نے اپنے جذبات کو اللہ کے حکم کے آگے دبا لیا تھا۔ ایسے ہم تو اپنے بچے کو بیبی سٹنگ میں دیتے ہوئے گھبراتے ہیں، پتہ نہیں میرے بغیر بچہ رہے گا کیسے۔ دریا کی موجوں کے سپرد کر رہی ہے ماں، پھر یہاں وہی تھیم پہ آ جائیے، جیسی ماں ویسا بیٹا۔ اگر ماں مریم ہے تو بیٹا عیسیٰ ہے، اور اگر یہاں ماں ام موسیٰ ہے تو موسیٰ دیکھے کتنی جرت والا ہے۔ اور آپ دیکھیے کہ موسیٰ کی زندگی میں سمندر کا بڑا دخل ہے، اور آپ کہتے ہیں موسیٰ کس کو کہتے ہیں؟ پانی سے نکلا ہوا۔ تو بہرحال موسیٰ علیہ السلام کی ماں نے اللہ کے حکم پر یہ ڈال دیا، اور اصل بات بھی یہی ہے۔ دیکھیے موسیٰ نے چھڑی پکڑی بھی تھی، دنیاوی سہارا لگ رہا تھا۔ اگر موسیٰ کی ماں کو یہاں دیکھے تو بیٹا، بڑھاپے کا سہارا ہوگا، اولاد ہے۔ اللہ کیا چاہتا ہے، یہ بھی ایک جملہ بڑا بڑا لکھ لے، جم ہے، دنیاوی سہارے چھوڑے تو اللہ کو تھاما جاتا ہے. اللہ کو تھامنے سے پہلے دنیاوی سہارے چھٹتے ہیں. ہم دنیا کے سارے معاملات کو پکڑے رکھتے ہیں اور ساتھ کہتے ہیں اللہ کو بھی پکڑ لے، یہ نہیں ہوگا. آپ سیڑھیاں چڑھتے ہیں نا، ایک پاؤں رکھتے ہیں، پھر آپ اٹھاتے ہیں تو دوسری پہ جاتا ہے. کوئی یہ کہے کہ یہ پچھلا پاؤں نہیں اٹھاؤں گا، اگلا جائے تو وہ بچوں کی طرح پپ 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 کریں گے. آپ ایک پاؤں اٹھتا ہے پھر دوسرے پہ جاتا ہے. تو دنیا کے جھوٹے سہاروں کی امید نہ رکھیے، بلکہ دوسری چیزوں پہ رکھیے، پھر دیکھیے کہ آپ کو فائدہ ہوگا ان ساری باتوں سے. خیر، اللہ تعالیٰ نے موسیٰ پر جو احسانات کیے تھے اس میں سے ایک اور احسان کیا ہے، وَأَلْقَيْتُ عَلَيْكَ مَحَبَّةً مِّنِّي، میں نے اپنی طرف سے تجھ پر ایک محبت طاری کر دی. موسیٰ علیہ السلام میں ایک اٹریکشن تھی، اور کچھ بچوں میں ہوتی ہے، شکل جیسی بھی ہو رنگ جیسا بھی ہو، کچھ بچے بڑی کشش رکھتے ہیں. موسیٰ علیہ السلام کو جو دیکھتا تھا اس کے دل میں موسیٰ کی محبت تھی. فرعون کے اوپر بھی تو یہی محبت چھا گئی، ورنہ تو کب کا موسیٰ کو قتل کروا چکا ہوتا. اور ایسے انتظام کیا کہ تو میری نگرانی میں پالا جائے. یاد کر جب کہ تیری بہن چل رہی تھی، پھر جا کر کہتی ہے کہ میں تمہیں اس گھر والوں کا پتہ دوں جو اس بچے کی اچھی طرح سے پرورش کرے. یا پھر دیکھیے، ایک ہی گھرانے کے لوگ ایک دوسرے کے دین کے محافظ ہو رہے ہیں. اس طرح ہم نے تجھے پھر تیری ماں تک پہنچا دیا تاکہ اس کی آنکھ ٹھنڈی رہے اور وہ رنجیدہ نہ ہو. یا پھر میرے آپ کے لیے عمل کی بات ہے، ایک ایک آیت میں تو 10-10 عمل ہے، اللہ میں عمل والا بنا دے. موسیٰ نے اللہ کے کہنے پہ اسا چھوڑا، اللہ نے اس کو سانپ بنا دیا. اللہ کے کہنے پہ سانپ کو پکڑا، دوبارہ چمکتی ہوئی چھڑی بن گئی. اسی طرح دیکھیے، موسیٰ کی ماں نے بیٹے کو ڈال دیا دریا کی موجوں میں، اللہ نے اس بیٹے کو چند دن بعد دوبارہ بھیج دیا ماں کے پاس. وہ کیسے؟ واقعہ ہے معروف کہ موسیٰ علیہ السلام فرعون کے دربار میں پہنچا دیے گئے، رو رو کے آسمان سر اٹھا لیا، کسی کا دودھ ہی نہیں پی رہے. آگے ہم پڑھیں گے انشاءاللہ. خیر، موسیٰ نے جب اپنی ماں کا دودھ پی لیا تو فرعون نے کیا آفر دی کہ عورت تو بھی آ جا میرے محل میں، ادھر ہی رہ لے، کیونکہ میں نہیں آتی، میرے اور بھی بچے ہیں. پھر کیا کرو؟ ہاں کرنا ہے تو یہ بچہ مجھے دے دے، تیرے لیے اس بچے کو دودھ پلا دیا کروں گی. اچھا لے جا. نہ صرف یہ کہ موسیٰ اس گھر میں واپس گئے، فرعون کے تحفے تحائف کھانے پینے سارے موسیٰ کے جاتے، جس میں ان کے باقی بہن بھائی بھی پل گئے. یہ ہے اللہ کے نبی کی حدیث کہ مومن کی مثال ام موسیٰ کی ہے، اپنے ہی بچے کو دودھ پلائے اور پیسے بھی پائے، اجرت بھی پائے. یہ جو ہم دنیا میں نیکیاں کر کے آخرت کی آس میں کچھ جمع کرتے ہیں نا، یہ بعد کی بات ہے. یہ دنیا میں آپ کو اس کی لذتیں ملنے لگتی ہیں، آپ کی دنیا اتنی خوبصورت ہونے لگتی ہے کہ جو جتنا مرضی اس پہ رش کرے. تو بات کا خلاصہ، جب کبھی اللہ آپ سے مجھ سے بھی کوئی مطالبہ کرے تو چل پڑے. اور آپ دیکھیے کہ یہاں بھائی بہن کی بات بھی سمجھیے، سب سے اچھا تحفہ کسی کے لیے اگر کوئی ہے، مطلب بھائی ہے آپ کا، ایک بچہ ہے، آپ اس کو کوئی گفٹ دینا چاہتے ہیں، تو سب سے پیارا تحفہ ہے کہ اس کو بھائی یا بہن دے دیں. آج کم بچوں کا شوق بعض دفعہ لوگوں کو اس پہ مائل کرتے، ایک ہی بچہ کافی ہے، ایک بیٹا ایک بیٹی، کتنا معروف جملہ ہے، دو بچے خوشحال گھرانا. بالکل خوشحال نہیں ہے. ایک بیٹا نا تو اس کو ایک بھائی دے دیجیے. اللہ چاہے گا تو بیٹا ہوگا، بیٹی ہوئی تو پھر ٹرائی کر لیں، کوئی بڑی بات نہیں ہے. بیٹی ہے پھر بیٹی مانگیں. تو بہن بھائی کے رشتوں میں بہت بات ہے. آج کل کم بچوں کے شوق میں یہ چیزیں بھی چھن گئی، اسی لیے دیکھیے بچے تنگ کرتے ہیں. پہلے گھر میں کئی بچے ہوتے تھے، خود ہی پل جاتے تھے. 2 سال کا ہونے تک ایک بچہ دوسرا ہوا تو پہلا بچہ جو اپنے ہاتھ پہ چل پڑتا تھا، اور تیسری بچی جو ہوتی تھی وہ اپنے چھوٹے بہن بھائی کو پالنے میں مددگار ثابت ہوتی تھی، مائیں بھی فارغ رہتی تھیں. آج پتہ نہیں کیا کچھ ہو گیا، ہمارے حالات اتنے بدل گئے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں حقیقت میں اللہ کے ان حکموں پہ عمل کرنے والا بنا دے. اس طرح ہم نے تجھے پھر تیری ماں کے پاس پہنچا دیا تاکہ اس کی آنکھ ٹھنڈی رہے اور وہ رنجیدہ نہ ہو. اور یہ بھی یاد کرو کہ تو نے ایک شخص کو قتل کیا تھا، ہم نے تجھے اس پھندے سے نکالا اور تجھے مختلف آزمائشوں سے گزارا. اس کو ہائی لائٹ کرے، فتن نا کا فتونا. اللہ تعالیٰ ٹھوک بجا کے دیکھ رہے تھے موسیٰ کو کہ کہیں یہ بیچ رستے میں ہٹ تو نہیں جائیں گے. اور آپ دیکھیے کہ اللہ تعالیٰ کا یہ کہنا کہ ہم نے تجھے مختلف آزمائشوں میں ڈالا، جب اللہ کسی کو آزمائش کہے تو وہ کتنی بڑی آزمائش ہوگی، یہ بھی نوٹ کیجئے. اور تو مدین کے لوگوں میں کئی سال ٹھہرا، پھر اب ٹھیک اپنے وقت پر تو آ گیا. اس کو ہائی لائٹ کریں، یہ بھی بات بعد میں سمجھ آتی ہے، شروع میں نہیں سمجھ آتی. کوئی कुछ अरसे के बाद बंदे को समझ आती है कि मैं इस लेवल पे तो कभी पहुंच ही नहीं सकती थी अगर अल्लाह मुझे ना पहुंचाता। और वो क्या है, सुम जी ताला कदरी या मूसा। आप लिखिए अल्लाह का सेट करदा क्राइटेरियन, उस पे जब बंदा आता है ना फिर अल्लाह उसको जॉब देता है। जैसे डॉक्टर बनने से पहले आपको पता है कि कई मुख्तलिफ मरहले होते हैं ना, हाउस जॉब होती है, कुछ लोग वो पता नहीं क्या बोलते हैं उसको इंटर्नशिप करते हैं, इधर भेजते हैं उधर भेजते हैं मुख्तलिफ जगहों पे भेजते हैं। अल्लाह ताला ने मूसा अलैहिस्सलाम की ज़िंदगी में ये सारे मरहले किए, पहले जिशन में रहते थे, वहाँ से मिस्र गए, मिस्र से मदियन गए, अब मदियन से वापस मिस्र आ रहे हैं। ये कुछ अल्लाह करवाते हैं। आज भी याद रखिएगा आप सब जो यहाँ आए कहाँ कहाँ से आके बैठे हुए हैं, कोई इधर से कोई उधर से, ये अल्लाह के काम होते हैं। आपको तो नहीं पता कि अल्लाह ने आपको किस किस प्लान के साथ यहाँ बिठाया है। हो सकता है आप यहाँ से जो थोड़ी सी खैर लेकर जाएं इससे बहुत सारी खैर आप अपने इलाके के लोगों को बांटने लग जाएं। तो इन मराहल से कभी घबराया ना करें। कभी ट्रैफिक में फंस गए फिर क्या हुआ, जिक्र कर लेंगे। कभी रास्ता खुला मिल गया तेज पहुंच गए, कोई बात नहीं, यहाँ आके बैठ के सबक याद कर लेंगे। राजी रहिए क्योंकि अल्लाह ताला यहाँ आजमाइशों की बात करते हैं और इन आजमाइशों से गुजार कर अल्लाह ताला बंदे को फिर वो कुछ देता है जिसका एक इंसान अंदाजा भी नहीं करता। ए मूसा मैंने तुझको अपने काम का बना लिया, दुआ करें अल्लाह मुझे भी अपने काम का बना ले। दिल की गहराई से मांगेंगे ये दुआ तो फिर जब ऑर्डर्स आएंगे अल्लाह की तरफ से काम के तो घबराइएगा नहीं। दुआएं हम बहुत मांग लेते हैं लेकिन बाद में जब अमली मैदान में कूदते हैं तो बाज दफा फिर हम कहते हैं मैंने इतनी तो नहीं मांगी थी, अल्लाह जी जरा थोड़ा ही कर दे मेरे ऑर्डर। आप देखिए किसको ऑर्डर ज्यादा आते हैं, जिस कंपनी का माल पसंद आ जाता है। अल्लाह को जिस बंदे का काम पसंद आ जाता है ना उसको फिर सुबह शाम ऑर्डर आते हैं, और वीकडेज में भी आते हैं तो वीकेंड पे भी आते हैं। कुछ लोग कहेंगे नहीं अल्लाह मैं सिर्फ रमजान के रमजान का ऑर्डर चाहिए, हमें बस हर साल रमजान में दौरे कुरान करवा देना और बस यही काफी है। कुछ कहेंगे नहीं हमें आगे रमजान के बाद भी कुछ करना है, कुछ कहेंगे अब हमने बोलिए मैं क्या कहने वाली हूँ सारी जिंदगी कुछ करना है। अल्लाह अब हमारा नाम ना काटना कि बस अब तू मेरे से थोड़े दिन कुछ काम ले ले बाद में कि अच्छा बस खत्म, अब कॉन्ट्रैक्ट खत्म करो किसी और के साथ करते हैं, कब मैंने तुझे अपने काम का बना लिया। जा तू और तेरा भाई मेरी निशानियों के साथ और देखो मेरी याद में कमी ना करना। नोट कीजिए अल्लाह की याद में कमी नहीं करनी, कितने ही मसरूफ क्यों ना हो जाए आप, कितना ही आपका बिजी स्केड्यूल क्यों ना हो जाए, जिक्र से गाफिल ना हो क्योंकि ये जिक्र आपकी एनर्जी है, ये आपका एनर्जी ड्रिंक है। जो तुम दोनों फिरौन के पास वो सरकश हो गया है इसे नरमी के साथ बात करना, इसको भी जरा सा नोट कर लें। फिरौन के पास जा रहे हैं और फिरौन में क्या खामी नहीं होगी और क्या फरमाया जा रहा है, नरम बात करो। आज हम जाते हैं कहते जरा चार सुना के आना, जरा खूब जरा उनको झंझोड़ के आना, नहीं नरम बात करो, शायद कि वो नसीहत कबूल करे या डर जाए। क्या पता चला कि वक्त के फिरौन की भी हिदायत से कभी मायूस ना हो कि उसको हिदायत नहीं मिलेगी। दोनों ने अर्ज किया परवरदिगार हमें अंदेशा है कि वो हम पर ज्यादती करेगा या फिर पड़ेगा, क्योंकि उसका जबर मारूफ था। फरमाया डरो मत मैं तुम्हारे साथ हूँ, सब कुछ सुन रहा हूँ और देख रहा हूँ। अब बताइए इससे बड़ी इंश्योरेंस और क्या चाहिए, इससे बड़ी श्योरिटी और क्या लेनी है आपने मैंने दीन के काम में। बाहर पुलिस में इनको खड़ा कर लें, अल्लाह ना करे ऐसे हालात आए, क्या कर लेगा वो, बचा लेगा मुझे आपको। हम जितनी मर्जी याद रखिए प्रोटेक्शंस ले लें, जब अल्लाह साथ होता है तो कोई किसी का कुछ नहीं कर सकता। और मूसा को कितना सुकून मिला होगा कि अल्लाह ताला मेरे साथ है। कैसे साथ थे अल्लाह ताला, अपनी समात और बसारत के साथ। जो इसके पास और कहो कि हम तेरे रब के भेजे हुए हैं, बनी इसराइल को हमारे साथ जाने के लिए छोड़ दे और इनको तकलीफ ना दे, हम तेरे पास तेरे रब की निशानी लेकर आए हैं और सलामती है उसके लिए जो राह रास्त की पैरवी करे। हमको वहीं से बताया क्या क्या अजाब है उसके लिए जो छुटलाए और मुंह मोड़े। यहाँ पे आप देखिए कि मूसा अलैहिस्सलाम को अल्लाह ने एक बहुत बड़ी जिम्मेदारी दी और भेज दिया। अब यहाँ से मूसा अलैहिस्सलाम का एक अगला दौर शुरू होता है। फिरौन का दरबार है, वहाँ पहुँच चुके हैं। आप ज़रा देखिए कि वो सारी इंस्ट्रक्शंस मूसा अलैहिस्सलाम के काम आ गई। कैसे, फिरौन का जवाब सुनिए। काला फमन रब्बुकुमा या मूसा, फिरौन ने कहा अच्छा तो फिर तुम दोनों का रब कौन है मूसा, इतनी हैरत हुई फिरौन साहब को कि मेरे सिवा कोई और रब हो सकता है? अच्छा कोई है तो बताओ वो कौन है? मूसा ने जवाब दिया, हमारा रब वो है जिसने हर चीज को इसकी साख बख्शी, फिर इसको रास्ता दिखाया। सुम्मा हदा, ये लफ्ज हदा को नोट कर लीजिए। अल्लाह ताला ने बंदों को दुनिया में मुख्तलिफ किस्म की हिदायतें दी हैं। अगर इस वक्त नोट करना चाहें तो हिदायत की चार किस्में हैं, एक जगह जाके 10 भी लिखाऊंगी अगर मौका मिला तो। एक है हिदायतें आमा, सारी कायनात को अल्लाह ने हिदायत दी हुई है। मसलन मछली के बच्चे को पैदा होते ही अल्लाह तैरना सिखा देते हैं, परिंदे को के बच्चे को उड़ना सिखा देते हैं, आप इंसान के बच्चे को दूध पीना सिखाते हैं। एक दूसरी होती खास रहनुमाई, अच्छे और बुरे का फर्क, ये भी अल्लाह आपकी रहमत से दे देता है। तीसरी हिदायत होती है वो हिदायत जो मंजिल पे पहुंचा दे, और चौथी हिदायत वो होती है कि जिससे फिर आखिरत में जन्नत मिलेगी। अल्लाह ताला ने फिरौन के दरबार में मूसा अलैहिस्सलाम के मुंह से ये जुमले सुनवा दिए कि देखो फिरौन, हमारा रब जिंदगी गुजारने के भी तरीके सिखाता है और उसके बाद आखिरत में जन्नत में जाने के भी तरीके सिखाता है। फिरौन के लिए एक बहुत बड़ी चोट थी, क्योंकि उसने सोचा था कि सारे कानून और लॉज तो मैं अच्छे बनाता हूँ, सारा कुछ तो मेरा, इसीलिए बोला। अब फिरौन ने मूसा अलैहिस्सलाम को डिस्ट्रैक्ट करने की कोशिश की, काला फमा बालुल कुरूनिल उला, फिरौन बोला और पहले जो नस्लें गुजर चुकी हैं फिर इनकी क्या हालत थी? उलझाना चाहा। मूसा ने कहा इसका इल्म मेरे रब के पास है, एक नविश्ते में महफूज, मेरा रब ना चूकता है ना भूलता है। इससे पता चलता है कि मुबल्लिग को पता होना चाहिए कि किस बात का जवाब देना है किसका नहीं देना, जैसे एक अच्छा बैट्समैन जानता है किस बॉल को खेलना है और किसको नहीं खेलना। वही जिसने तुम्हारे लिए जमीन का फर्श बिछाया और इसमें तुम्हारे चलने को रास्ते बनाए और ऊपर से पानी बरसाया, फिर इसके जरिए से मुख्तलिफ इकसाम की पैदावार निकाली, और अपने जानवरों को भी चराओ। यकीनन इसमें बहुत सी निशानियां हैं अकल रखने वालों के लिए। इसी जमीन से हमने तुमको पैदा किया है और इसी में हम तुम्हें वापस ले जाएंगे और इसी से तुमको दोबारा निकालेंगे। ये है मट्टी से मट्टी का सफर, मट्टी से बने थे, मट्टी में जाएंगे और मट्टी में मिल जाएंगे। सोचिए जरा, इस मट्टी को अल्लाह ने इतना हुस्न दिया हुआ है, ये चारों तरफ जो बाहर फिर रही है क्या फिर रही है? मट्टी फिर रही है। किसी को गोरा कर दिया, किसी को काला कर दिया, किसी को चिट्टा कर दिया। तो छोटी सी एक्टिविटी रखें, कभी मौका मिले दिन में रात में शाम में बैकयार्ड में चले जाएं, खुली जगह पे लॉन में जाएं, कच्ची मट्टी को हाथ में पकड़ें और इसी आयत को जहन में लाइए, मिन खलकनाकुम वफी हनोई दुकुम व मिन हनुखरिजुकुम तारतन उखरा। तो इस मट्टी से मेरा आपका ताल्लुक टूट नहीं सकता, तो मट्टी में जाने से पहले मट्टी हो जाए, आज टूट जाए, आज झुक जाए इससे पहले कि झुका दिए जाए। हमने फिरौन को अपनी सभी निशानियां दिखाई मगर वो झुटलाए चला गया और ना माना। कहने लगा मूसा, क्या तू हमारे पास इसलिए आया है कि अपने जादू के जोर से हमको हमारे मुल्क से निकाल बाहर करे? अच्छा, हम भी तेरे मुकाबले में वैसा ही जादू लाते हैं, तय कर ले कब और कहां मुकाबला करना है, ना हम इस करारदाद से फिरेंगे ना तू फिरना, खुले मैदान में सामने आ जा। मूसा ने कहा, जश्न का दिन तय हो गया और दिन चढ़े लोग जमा हों। फिरौन ने पलट कर अपने सारे हथकंडे जमा किए और मुकाबले के लिए आ गया। मूसा ने इन मौके पर गिरोह मुकाबिल को मुखातिब करके कहा, शामत के मारो, ना झूठी तोहमतें बांधो अल्लाह पर, वरना वो एक सख्त अजाब से तुम्हारा सत्यानाश कर देगा, झूठ जिसने भी घड़ा वो नामुराद हुआ। यहां से पता चलिए, मुकाबले से पहले तबलीग। ईमान वाला हर मौके को दावा ऑप्शन समझता है। जादूगर थे, मूसा का मुकाबला करने आए, मूसा को ये तो पता था कि मैंने जीत ही जाना है, लेकिन मूसा अलैहिस्सलाम ने उनको आके दावत दी और ये बात सुन के जादूगरों के दिल में थोड़ी सी हुथल पुथल शुरू हो गई। अल्लाह ताला उसका तस्करा करते हैं, फतनाज़ अमरहुम बैनहुम, ये सुनकर इनके दरमियान इख्तलाफ राय हो गया और वो चुपके चुपके बाहम मशवरा करने लगे। ये असल में काम है करने का। मैं और आप किसी को भी अल्लाह के दीन से जोड़ते हैं ना, इस्लाम से, चले आप कहें कि दावा करते हुए, सबसे पहले अगले के जो बातिल नजरियात है ना, उसको उसके अंदर एक हलचल पैदा करें। और याद रखिए, कुछ लोगों के अंदर अगर सिर्फ कुरान सुनकर हलचल ही पैदा हो जाए ना, तो ये भी हिदायत का पहला सीना बन जाती है। हाय जो करते थे वो ठीक नहीं, हाय जो आज तक सुनते थे उसमें ये कमी थी वो थी, अब अमल नहीं बदला लेकिन अंदर शक डाल दिया। अल्लाह के हुक्म से जिसके दिल में सच्चाई होगी तासुब नहीं होगा वो ज़रूर इस चीज़ को छोड़ देगा। अब आगे देखिए, मूसा अलैहिस्सलाम ने जब उनके अंदर ये बात की, सोच तो पड़ी लेकिन नतीजा क्या निकला? आखिरकार कुछ लोगों ने कहा ये तो दोनों महज जादूगर हैं, इनका मकसद ये है कि अपने जोर जादू के जोर से तुम्हारी ज़मीन से बेदखल कर दें तुमको और तुम्हारे मिसाली तरीक़ा ज़िंदगी का खात्मा कर दें। इसको हाईलाइट कर लें, तरीक भी तरीक़ा तुम उसला। हर दौर में फिरौन को यही शक हुआ कि मेरा लाइफस्टाइल, मेरा स्टाइल, मेरी सोच, मेरी पॉलिसीज सबसे अच्छी हैं, और इसी के टूटने का डर था उनको फिरौन की तबलीग, मूसा की दावत से। मूसा अलैहिस्सलाम ने कोई ऐसी बात नहीं की थी कि जिससे कोई इस तरह का उनको अंदेशा होता, लेकिन हर दौर में लोग हक की पुकार पर इसी किस्म के अंदेशों का शिकार हो जाते हैं। वरना अगर आप देखिए, जादू के जोर से हुकूमतें बदलती तो फिर तो मेरा ख्याल है ये जितनी दल 4-5 साल कोई निकाल जाता है एक तख्त पे, वो 1-4 महीने भी ना निकालता। एक आता इक्तदार में तो एक हिजब इख्तलाफ उस पर जादू करके उसको उतरवा देता है। ये बेकार बातें हैं, इसलिए ये सिर्फ बातें ही रह गईं। खैर, मूसा का कॉन्फिडेंस देखिए, अपनी सारी तदबीरें आज इकट्ठी कर लो और एका करके मैदान में आओ, बस ये समझ लो कि आज जो गालिब रहा वो जीत गया। जादूगर बोले, मूसा तुम फेंकते हो या हम पहले फेंकें? बज़ाहर प्रोटोकॉल बहुत होता है इन चीज़ों में। मूसा ने कहा, नहीं तुम ही फेंको, यकायक इनकी रस्सियाँ और इनकी लाठियाँ। इनके जादू के जोर से मूसा को दौड़ती हुई महसूस हुई और मूसा अलैहिस्सलाम अपने दिल में डर गए। हमने कहा डरो मत, तू ही गालिब रहेगा। ये मूसा क्यों डरे बशरी तकाजे से? फेंक जो कुछ तेरे हाथ में है, अभी इनकी सारी बनावटी चीज़ों को निकले जाता है, और ये जो कुछ बना कर लाए ये तो जादूगर का फरेब है, और जादूगर कभी कामयाब नहीं हो सकता ख्वाह किसी शान से वो आए। और आज भी यही हुक्म है, जादूगर कभी कामयाब नहीं होते, वरना सड़कों के किनारे सारे दिन की धूल न सहरे होते। देखिए, अगर जादू के जोर से किस्मतें लोगों की बनाते तो जादूगर सबसे पहले अपनी किस्मत बनाता। आखिर को यही हुआ, सारे जादूगर सजदे में गिरा दिए गए और पुकार उठे, आमन्ना बिरब्बी हारून व मूसा, मान लिया हमने मूसा और हारून के रब को। फिरौन ने कहा, तुम इस पर ईमान लाओ कबल इसके कि मैं तुम्हें इसकी इजाजत देता। मालूम हो गया कि ये तुम्हारा गुरु है जिसने तुम्हें जादूगरी सिखाई थी। अच्छा, अब मैं तुम्हारे हाथ पांव मुखालिफ सिमतों से कटवाता हूँ और खजूर के तनों पर तुमको सूली देता हूँ। थ्रेट कर रहा है, टॉर्चर। फिर तुम्हें पता चल जाएगा कि हम दोनों में से किसका अजाब ज्यादा सख्त और देर पाए, यानी मैं तुम्हें ज्यादा सख्त सजा दे सकता हूँ या मूसा। जादूगरों ने जवाब दिया, कसम है उस जात की जिसने हमें पैदा किया, ये हरगिज नहीं हो सकता कि हम रोशन निशानियां सामने आ जाने के बाद भी सदाकत पर तुझको तरजीह दें। जो कुछ तू करना चाहे कर ले, तू ज्यादा से ज्यादा बस इसी दुनिया की जिंदगी में फैसला कर सकता है। हम तो अपने रब पर ईमान ले आए ताकि वो हमारी खताएं माफ कर दे और इस जादूगरी जिस पर तूने हमें मजबूर किया था दरगुजर फरमाए। अल्लाह ही अच्छा है और बाकी रहने वाला है। ये कॉन्फिडेंस कहाँ से मिल गया? ये है ईमान। फिर बात करूंगी कि ईमान चुप नहीं रहता। छोटा ईमान, थोड़ा ईमान है, थोड़ी जरूरत, थोड़ा इजहार। ईमान स्ट्रांग है, आप ईमान के अमल का पहाड़ बन जाएंगे। ये जादूगर मूसा अलैहिस्सलाम के मोजज़े को देखकर इतने जुरतमंद हो गए। आज हम मुसलमान नबी सल्लल्लाहु अलैहि वसल्लम के छोड़े हुए इस जीते जागते मोजज़े को छोड़कर कितनी जुरत पाते हैं आज? ये सवाल है आज के मुसलमान से। समझ लीजिए, मूसा अलैहिस्सलाम का मोजज़ा मूसा के हाथों में था, लाठी मूसा के हाथ में थी तो असा थी या सांप थी या रास्ते काट रही थी। आज वो लाठी कुछ नहीं करती। ये कुरान नबी सल्लल्लाहु अलैहि वसल्लम का मौजज़ा है। आज हम भी तो यही पढ़ते हैं, आज हमारे भी तो घरों में यही है। इसी के तो अल्हम्दुलिल्लाह इतने तमाम से हम प्रोग्राम रखते हैं, लेकिन ज़रूरत है इस बात की कि इसको पकड़कर हमें यकीन आ जाए, कम अज़ कम उतना तो आ जाए जितना मूसा के जादूगरों को, फिरौन के जादूगरों को आ गया। और ज़रूरत से ही पता चलता है कि आपके अंदर कितनी सच्चाई है। जो लोग अंदर से डरे और कांपे होते हैं ना, वो कभी इतने जोश से बात नहीं करते। ये भी तो हो सकता था ना, जादूगर खामोश रहते, घर चले जाते हैं। फिर मूसा के पास चुपके से आते हैं अकेले में, कहते मूसा हम ईमान लाते हैं, हमें उस वक्त पता चल गया था, पर वो देखो ना फिरौन भी तो पड़ा था ना, फिर पता नहीं क्या करता, और देखो ना फिर खुद को फितने में तो नहीं डालते। लेकिन उन्होंने इतना भी इंतजार क्यों नहीं किया? इसलिए कि मौत का नहीं पता कब आ जाए। और दूसरी बात, वो ईमान ही क्या जिसका इजहार ना हो? ईमान तो वो है जो सर चढ़ के बोलता है। तो जिसके अंदर ईमान आएगा लोगों को जरूर पता चलेगा। ढीली बातें ढीली होती हैं और खड़ी बातें खड़ी होती हैं। इसलिए दुआ कीजिए कि अल्लाह हमें यकीन दे दे कि आज भी ये कुरान उसी तरह लोगों के दिलों को बदल सकता है जैसे कल मूसा अलैहिस्सलाम के उस मोजज़े को देखकर लोगों के दिल बदल गए। और अब यहाँ से एक बहुत खूबसूरत बात, इन्नहु मै याती रब्बहु मुजरिमा, हकीकत यह है कि जो मुजरम बनकर अपने रब के हजूर हाजिर होगा इसके लिए जहन्नुम है जिसमें वो ना जिएगा ना मरेगा, और जो इसके हजूर मोमिन की हैसियत से हाजिर होगा जिसने नेक अमल किए होंगे ऐसे सब लोगों के लिए बुलंद दर्जे हैं, सदा बहार बाग हैं, जिनके नीचे नहरें बह रही होंगी और इनमें वो हमेशा रहेंगे, और ये जजा है उस शख्स की जो पाकीज़गी इख्तियार करे। अल्लाह हमें पाक कर दे, अल्लाह हमारा तस्किया कर दे, हमें अंदर बाहर से बिल्कुल साफ सुथरा कर दे। वलकद औहैना इला मूसा, हमने मूसा अलैहिस्सलाम पर वही की कि अब रातों रात मेरे बंदों को लेकर चल पड़, मेरे बंदों को लेकर चल पड़ो और इनके लिए समंदर में से सूखी सड़क बना लो, तुझे किसी के पीछा करने का ज़रा खौफ ना हो और ना समंदर के बीच से गुजरते हुए डर लगे। अब एक और मौजज़ा, सुभान अल्लाह, क्या डायनेमिक किस्म की लाइफ होती थी नबियों की। हर दिन नई बातें, और यही चीज मैंने आज उन लोगों से भी सुनी और ऑब्जर्व भी की और अल्हम्दुलिल्लाह इसको सफर भी किया है कि दीन के साथ आपका अगर ब्राह रास्त इस तरह का इंटरेक्शन शुरू हो जाता है ना कि जिसमें आप दावा फील्ड में आ जाते हैं, आपकी जिंदगी में हर रोज नई कहानी है। यकीन करें, हर दिन कोई मैसेज, कोई किसी का कहीं ना कहीं छोड़ा हुआ पैगाम किसी एडमिन के थ्रू किसी के खुद, जो ये दिल को खुशी और सुकून देता है कि ये कुरान उनके दिल को कैसे बदलता है। और बहुत कम मैसेज चेक कर पाती हूँ आजकल, तो बिल्कुल ना होने के बराबर, लेकिन मैंने देखा है कि अल्लाह सुना देता है। दो दिन पहले मैं बहुत थकी हुई थी, अल्लाह जाने क्यों गले में ऐसे खुशी की थी, तो वो जरा सा आंखें बंद करके बैठी, एक बिल्कुल नया नंबर था, मैंने कहा अल्लाह जाने किसी ने दिया होगा, तो मैंने उनका मैसेज प्ले किया, खुद ही सुन रही थी। यकीन करें कि मेरी सारी थकन दूर हो गई, तबीयत पे कुछ बोझ था वो दूर हुआ, मैंने कहा अल्लाह तेरा शुक्र है। अगर सिर्फ इस एक सिस्टर की ये गवाही काफी है ना दौरा कुरान 2017 के लिए, तो मेरा काम हो गया। बाकी अब ये जितने आप सुन लें दूसरे सुनेंगे ये नफिल है। कभी एक बंदे को एक साल में फायदा होता है, आपको पता है हर साल ऐसे ऐसे तोहफे मिलते हैं दौरे कुरान के बाद, हमें आप इसका तसव्वुर नहीं कर सकते। तो ये चीजें बंदे को एनर्जी देती हैं, और मैं सोचती हूँ हर दिन है एक्साइटमेंट। हर रात मेरे हस्बैंड जब भी हम सोने लगे पूछते हैं कल का क्या प्लान है, फिर सुबह उठ के फिर पूछते हैं आज का क्या प्लान है, फिर पूछते हैं। मैं सोचती हूँ कि अगर हम मैं ये पढ़ने पढ़ाने में ना आती तो हमारी ज्यादा से ज्यादा बातें क्यों नहीं थी, आज क्या पकाना है तुमने, सुबह क्या पकाओगी, और अल्लाह जानता कभी आज तक घर में इस मौजू पे सवाल जवाब हुआ ही नहीं है। फिर जब मैं घर जाती हूँ जाहिर है कि इतना वक्त से अलग हुए होते हैं, बैठते हैं बात करते हैं, फिर मेरी ख्वाहिश होती है पूरे दिन की अच्छी अच्छी बातें जिसमें यानी उनको भी इंजॉयमेंट मिले और उनको भी खुशी मिले, क्योंकि वो भी तो मेरे साथ है ना, कि उनकी कोशिश से अगर किसी को फायदा हो रहा है तो मैं उनको सुनाती हूँ। और हर दिन मेरे पास नई स्टोरीज होती हैं, कभी कुछ, अब वो उनको उससे कितना इंटरेस्ट है, मैं उनको किस तरह सुनाती हूँ ये एक अलग बात है, लेकिन मैं आपको सिर्फ इस वक्त जो बात समझाना चाह रही है ना, इफ यू आर गेटिंग बोर्ड, अगर आप बोर हो रहे हैं ना, कुछ लोगों को अगर इशू है कम ऑन, ये मैं आपको यकीन से कह सकती हूँ कि आप हमारे हाथ में हाथ दे दें फिर आप कभी बोर नहीं होंगे, और वो कहने दें कि बोर होने का वक्त ही नहीं रहेगा। वजह क्या है कि अल्लाह की इतनी मखलूक है, इतनी जॉब ऑप्शंस हैं, इतनी अपॉर्चुनिटीज हैं, उसकी उसकी बात करें, उसकी करें, उससे मिलें, उधर अब उस बंदे की दीन की बात करें, अच्छा उसके साथ करें, तो मुसलमान 24 घंटे भी बिजी रह सकता है। आज मुझे हैरत होती है उन लोगों पे जो कहते बोर हो रहे हैं, वक्त नहीं गुजरता, सुस्तियों के मारे हुए। नहीं, आप एक दफा इस चीज को एंजॉय करके देखें, इतनी एनर्जी मिलेगी आपका, अगली दफा फिर वो काम करने को दिल करेगा। खैर, अब मूसा अलैहिस्सलाम को अल्लाह ताला ने बता दिया कि फिक्र ना करना, फिरौन ने तुम्हारा पीछा करना है, और वही हुआ। फतबाहुम फिरौन व भी फिरौन भी जुनूदी ही, पीछे से फिरौन अपने लश्कर लेकर पहुंचा, और फिर समंदर इन पर छा गया जैसा कि छा जाने का हक था। फिरौन ने अपनी कौम को गुमराही किया था, कोई सही रहनुमाई ना की थी। अब इधर मुझे थोड़ी सी हंसी क्यों आई, आपके इस मुल्क में आने के लिए जब मैं फर्स्ट टाइम आई थी तो बस में आई थी, उसके बाद जब भी मैं आई तो मैं लंदन के रास्ते आई तो यूरो ट्रेन से आई। आप में से कई लोग लंदन यहां से जा चुके होंगे। मुझे साथियों ने पहले ही बता दिया कि ये ट्रेन कुछ वक्त बीच में समंदर के अंदर से गुजरती है। उफ माई गुडनेस। अब मैंने जब अपनी अम्मी को बताया, वो तो वहां से आयतुल कुर्सी पढ़ पढ़ के फूंक रही। तो मैं उस दिन क्या सोच रही थी, यानी मैं 2-3 दफा, बल्कि इससे भी शायद ज्यादा दफा उसी ट्रेन के थ्रू हम आए आपके इस मुल्क में, तो मैं उस पूरा तकरीबन 35-40 मिनट का वो ड्यूरेशन होता है, तो मैं ये आयत सोचती थी कि अल्लाह मूसा भी तो तेरे हुक्म पे समंदर के अंदर से गुजरे थे, उनका ईमान इतना था कि वो खुले पानियों में गुजर के चले, हमें यकीन है कि इन्होंने यूरो ट्रेन बनाने से पहले कुछ ना कुछ तो इंतजाम किए होंगे। बहुत मैं इमोशनल होती हूँ जब वहां से गुजरती हूँ, बिल्कुल इस मौके को याद करती हूँ कि अल्लाह ने देखिए पानी के अंदर से गुजार दिया, और बड़ा जोश भी था और मोहब्बत भी थी अल्लाह पे कि अल्लाह, वो कहते ना कि दश्त तो दश्त सहरा भी ना छोड़े हमने, बहरे जुल्मात में दौड़ा दिए घोड़े हमने, कल हमारी कोई नेकी कबूल कर लेना कि ये इस तरह से भी गुजर गए थे, ये भी कर गए थे, तो इंजॉय किया करें जिंदगी में। कभी पैदल चलना पड़े कहा करें अल्लाह आज पैदल चलने का अजर ले रही हूँ, कभी गाड़ी पे पेट्रोल डालने अल्लाह से कहें अल्लाह आज पेट्रोल डालने के पैसों का अजर ले रही हूँ, कल किसी की राइड लेकर जाना पड़ा कि अल्लाह आज देखो तो कभी नहीं किसी से कहा कुछ लेकिन तेरे रास्तों के लिए ले रही हूँ। एवरी डे इज न्यू एक्सपीरियंस, और आप फिर इंजॉय करेंगे इसको इंशाल्लाह। दूसरी बात देखिए कि फिरौन था तो लीडर लेकिन उसने मिस गाइड किया, इसको हाईलाइट कर लें। एक जुमला कहीं पढ़ा था, डोंट फॉलो मी आई एम लॉस्ट, कि मेरा पीछा ना करना, मेरा तो मैं तो रास्ता खोया हुआ। आज हम मुसलमानों में से बहुत बड़ा एक इशू क्या है, हम भटके हुओं के पीछे चल रहे हैं। फिरौन लीडर था लेकिन हर लीडर याद रखिए कि हिदायत देने वाला नहीं होता बल्कि वो मिसलीड करने वाला भी होता है। अब आगे बनी इसराइल का एक नया दौर। या बनी इसराइल, ए बनी इसराइल, हमने तुमको तुम्हारे दुश्मन से निजात दी और तूर के दाई जानेब तुम्हारी हाजिरी के लिए वक्त मुकर्रर किया और तुम पर मनोसलवा उतारा, खाओ हमारा दिया हुआ पाक रिस्क और इसे खाकर सरकशी ना करो। आपके मेरे लिए भी यही हुक्म है, खाओ पाक रिस्क लेकिन उसके बाद नाफरमानी नहीं करनी, वरना तुम पर मेरा गजब टूट पड़ेगा और जिस पर मेरा गजब टूटा वो फिर गिर कर ही रहा, अलबत्ता जो तौबा कर ले और ईमान लाए और नेक अमल करे फिर सीधा चलता रहे उसके लिए मैं बहुत दरगुजर करने वाला हूँ। ए अल्लाह तू हमें भी सीधा चला और अल्लाह तू हमारे गुनाहों पर भी दरगुजर फरमा। और क्या चीज तुम्हें अपनी कौम से पहले ले आई है मूसा, इसने अर्ज किया, वो बस मेरे पीछे आ ही रहे हैं, मैं जल्दी करके तेरे हजूर आ गया हूं ऐ मेरे रब ताकि तू मुझसे खुश हो जाए। ये किसकी बात है, ये आप में से हर उसकी बात है जो 1:30 से पहले आके इधर बैठा होता है। क्यों बैठते हैं, लितारदा अल्लाह राजी हो जाए। वक्त से पहले निकलकर आकर यहाँ बैठकर सुनने में एक अजीब मजा होता है। मेरी अपनी अटमोस्ट कोशिश होती है, अटमोस्ट कोशिश कि मैं लेट से लेट इस कुर्सी पे आके इधर बैठ जाऊँ तो 1:15 हो, 15 मिनट मैं भी तो देखूँ तो दुआएं पढ़ते हुए कैसा लगता है। और आपको मैं आता देखती हूँ, और जिस दिन मैं आती हूँ तो मैं बहुत इंजॉय कर रही होती हूँ, और जो मुझे बाहर से वो गाड़ियों में से निकलने के मंजर नजर आ रहे होते हैं खूबसूरत, कुछ दौड़ते भागते, और वो बेचारा जो ड्राइव कर रहा होता है वो सबसे एंड पे आता है, और जो हमारे जैसा राइड लेकर आया होता है वो उछल के आके सबसे पहली कुर्सी ले लेता है, और जो आते ही माशाल्लाह आपकी नजरें कुर्सियाँ ढूंढ रही होती हैं, और कुछ ने तो अपने मोर्चे रखे हुए, मेरी ये जगह है अब दूसरी मेरी है, मैंने इधर नहीं बैठना उधर नहीं बैठना। तो बहरहाल बहुत मजा आता है, अल्लाह ताला शायद आपसे कितना राजी होता होगा। आप माशाल्लाह में इससे आप सबसे बहुत खुश हो अल्हम्दुलिल्लाह कि आप में से 90% लोग वक्त से पहले बैठे होते हैं। अल्लाह करे आप हमेशा हर नेकी में आगे ही रहें। فرمایا اچھا تو سنو، ہم نے تمہارے پیچھے تمہاری قوم کو آزمائش میں ڈال دیا اور سامری نے ان کو گمراہ کر ڈالا۔ موسیٰ علیہ السلام سخت غصے اور رنج کی حالت میں اپنی قوم کی طرف پلٹے، جا کر اس نے کہا میری قوم کے لوگوں، کیا تمہارے رب نے تم سے اچھے وعدے نہیں کیے تھے؟ کیا تمہیں دن لگ گئے؟ یا تم اپنے رب کا غضب ہی اپنے اوپر لانا چاہتے ہو کہ تم نے مجھ سے وعدہ خلافی کی؟ انہوں نے جواب دیا، ہم نے آپ سے وعدہ خلافی کچھ اپنے اختیار سے نہیں کی، معاملہ یہ ہوا کہ لوگوں کے زیورات کے بوجھ سے ہم لد گئے تھے اور ہم نے بس ان کو پھینک دیا، پھر اسی طرح سامری نے بھی کچھ کر ڈالا اور ان کے لیے ایک بچھڑے کی مورت بنا کر نکال لایا جس میں بیل کی سی آواز نکلتی تھی۔ لوگ پکار اٹھے، یہی ہے تمہارا خدا؟ اور موسیٰ کا خدا؟ موسیٰ اسے بھول گیا، نعوذ باللہ۔ کیا وہ دیکھتے نہ تھے کہ نہ وہ ان کی بات کا جواب دیتا ہے اور نہ ان کے نفع نقصان کا کچھ اختیار رکھتا ہے؟ ہارون علیہ السلام موسیٰ کے آنے سے پہلے ہی ان سے کہہ چکے تھے کہ لوگو، تم اس کی وجہ سے فتنے میں پڑ گئے ہو، تمہارا رب تو رحمان ہے، بس تم میری پیروی کرو اور میری بات مانو۔ مگر انہوں نے ان سے کہہ دیا، ہم تو اسی کی پرستش کرتے رہیں گے جب تک کہ موسیٰ علیہ السلام ہمارے پاس واپس نہ آ جائے۔ اگر یہاں دیکھیں تو ہمیں اس صورت میں سے جو قابل تقلید شخصیت نظر آتی ہے وہ ہارون علیہ السلام کی ہے۔ آپ دیکھیں کہ انبیاء کرام روشنی کے منارے ہوتے ہیں، ہدایت کی طرف بلانے والے ہوتے ہیں۔ حضرت ہارون کا کردار یہاں بہت خوبصورت ہے، انہوں نے فتنے کو بچا لیا، فتنے میں یعنی کہہ لیجئے کہ حضرت موسیٰ علیہ السلام ان کو جو ذمہ داری دے کر گئے تھے اس کو انہوں نے بڑی حکمت سے نبھایا۔ اور یہاں یہ بھی پتہ چلتا ہے کہ جب انسان اپنی جگہ سے ہٹے تو پہلے اس جگہ پر کسی دوسرے کو فائز کرے تاکہ یہ نہ ہو کہ پیچھے سے بہت بڑا فتنہ ہو۔ اور ہارون علیہ السلام اگر یہ سمجھداری نہ کرتے تو بنی اسرائیل دو فرقوں میں بٹ چکی ہوتی۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں بھی ایسی حکمتیں دیں کہ لوگوں کو جوڑے رکھیں۔ یاد رکھیے جو سب سے مشکل کام ہوتا ہے نا لیڈر کا، وہ لوگوں کو جوڑے رکھنا ہوتا ہے۔ دین کے کام میں کہیں پتھر جیسے سخت لوگ بھی آئیں گے، مضبوط سٹرونگ، اور کہیں ریت جیسے بھربھرے بھی آئیں گے، اور کہیں چونے جیسے گورے بھی ہوں گے، اور کہیں لکڑی جیسے بھی ہوں گے۔ ان سب کی ضرورت ہوتی ہے، یہ اللہ کا فیصلہ ہے۔ کیونکہ گھر بناتا ہے اب صرف اینٹوں سے گھر نہیں بنتا، دو اینٹوں کو جوڑنے کے لیے نرم چیز بھی چاہیے ہوتی ہے۔ بالکل اسی طرح سے جو شخص دوسروں کی خیر سے فائدہ لے لے، سخت تو آؤ، ہمیں سخت چیز کی بھی ضرورت ہے، تم بولڈ ہو تم بھی آؤ، تم بول سکتے ہو، تم سن سکتے ہو، تم لکھ سکتے ہو، تم چل سکتے ہو، تم کھانا پکا سکتے ہو، تم بچوں کو دیکھ سکتے ہو، یہ سب ملتے ہیں تو پھر اللہ کے کام ہوتے ہیں۔ حضرت ہارون علیہ السلام نے لوگوں کو جوڑے رکھا، جس ایک ماں اپنے چار بڑے تیز ترار بچوں کو آخر جوڑ ہی لیتی ہے، اور جس کی ماں گھر میں نہیں ہوتی اور ابا جی گھر ہوتے ہیں ماشاء اللہ، تو گھر جائیں تو یہ نہیں پتہ چل رہا ہوتا کہ زیادہ پریشان بچے ہیں کہ باپ ہے۔ اللہ نے ماں کو یہ مزاج دیا ہے، روتے بچے کا منہ بھی چوم لے گی، جس کی غلطی ہے اس کو تپڑ بھی مار لے گی، دوسرے کو پیار بھی کر لے گی، یہ کام آنا چاہیے۔ اگر ہم نے آج امت مسلمہ کو اوپر پہنچانا ہے، ان کی ایک سے چاہیے، تو سب طرح کے لوگوں کے ٹیلنٹ سے فائدہ اٹھانا ہے۔ وہ ہے برا، آپ کو کیا لگے آپ اس کی اچھائی لے لیجئے، پھر انشاءاللہ خیر ہوگی۔ پھر اس کے بعد آپ دیکھیے موسیٰ علیہ السلام کی جواب دہی کا انداز تھوڑا سا سخت ہے، لیکن یہاں سے بھی آپ دیکھیے کہ موسیٰ علیہ السلام کو اس کام کی سنجیدگی کا کتنا زیادہ احساس ہے کہ بھائی سے پوچھنے لگے۔ موسیٰ علیہ السلام قوم کو ڈانٹنے کے بعد ہارون علیہ السلام کی طرف پلٹے اور بولے، ہارون علیہ السلام، آپ نے جب دیکھا تھا کہ یہ گمراہ ہو رہے ہیں تو کس چیز نے آپ کا ہاتھ پکڑا تھا؟ یعنی آپ آگے بڑھ کر ان کو روک کیوں نہ سکے، اور آپ نے ان کو روکا کیوں نہیں؟ ابن لا تاخذ بلحیتی، یہاں سے آپ دیکھیے گا حضرت ہارون کا کتنا خوبصورت جواب ہے۔ موسیٰ نے کیا کہا کہ آپ کو کس چیز نے روکا تھا اس بات سے کہ میرے طریقے پر عمل نہ کرو؟ کیا آپ نے میرے حکم کی خلاف ورزی کی؟ ہارون علیہ السلام نے جواب دیا ہے، میری ماں کے بیٹے۔ اس کو ہائی لائٹ کریں، جب دیکھیں ایک ساتھی کو غصہ آیا ہوا ہے نا تو فوراً آپ اس کو پیار کے تعلق سے جوڑیں، او میرے قرآن کے ساتھی، او میری دین کی بہن، او میری فلاں، आप देखिएगा इससे सारा गुस्सा दूर हो जाएगा। मेरी दाढ़ी ना पकड़, ना मेरे सर के बाल खींच। मुझे इस बात का डर था कि तू आकर कहेगा कि तुमने बनी इसराइल में फूट डाल दी और मेरी बात का पास ना किया। मूसा अलैहि सलाम ने कहा, और सामरी तेरा क्या मामला है? उसने जवाब दिया, मैंने वो चीज़ देखी जो इन लोगों को नजर ना आई, बस मैंने रसूल के नक्शे कदम से एक मुट्ठी उठा ली और इसको डाल दिया। मेरे नफ्स ने मुझे कुछ इसी तरह से सुझाया। मूसा अलैहिस्सलाम ने कहा, अच्छा तू जा, अब जिंदगी भर तुझे यही पुकारते रहना है कि मुझे न छूना, और मेरे और तेरे लिए बास बरस का एक वक्त मुकर्रर है जो तुझसे हरगिज न टलेगा, और देख अपने इस खुदा को जिस पर तू रिझा हुआ था, इसे अब हम जला डालेंगे और रेजा रेजा करके दरिया में बहा देंगे। लोगो, तुम्हारा खुदा तो बस एक ही खुदा तुम्हारा खुदा तो बस एक ही अल्लाह है, जिसके सिवा कोई और खुदा नहीं, हर चीज पर इसका इल्म हावी है। मूसा अलैहिस्सलाम ने बछड़े को क्यों जलाया? किसी म्यूजियम में रख लेते, फिर टिकट रखते, फिर लोग देखने आते, फिर ये कहते हमारे पास बहुत सारे नवादरात हैं। लिखिए, जिस चीज से गुनाह की याद आए उसको खत्म कर देना चाहिए। आज एंटीक के नाम पे, कल्चर की हिफाजत के नाम पे शिर्क के असरात तक जमा किए जाते हैं। बस दफ़ा इंसान नेकियों की कोशिश करता है, अल्लाह मौका देता है, वो कर लेता है। आपका थोड़े दिन बाद जोश उतरा, जो चीज़ रखी होती है थोड़े दिन बाद दोबारा वो आपकी ज़िंदगी का हिस्सा बन जाती है। तो अमल की बात लिखी है, जब एक चीज़ को दिल से निकाल दिया ना, उसको घर से भी निकाल दें, उसको अपनी नज़रों से दूर कर दें। वजह, ना रहेगा बांस ना बजेगी बांसुरी। अब ये किस्सा पूरे करने के बाद अल्लाह ताला अपने नबी को फरमाते हैं, ए नबी, इसी तरह हम पिछले गुजरे हुए हालात की खबरें आपको सुनाते हैं, और हमने खास अपने हाथ से तुमको एक जिक्र यानी दरसे नसीहत अता किया है, जो कोई इससे मुंह मोड़ेगा वो क्यामत के रोज सख्त बारे गुनाह उठाएगा, यानी इस किताब से मुंह मोड़ने वाले गुनाह का बोझ उठाएंगे, और ऐसे सब लोग हमेशा इसके वबाल में गिरफ्तार रहेंगे, और क्यामत के दिन इनके लिए इस जुर्म की जिम्मेदारी का बोझ बड़ा तकलीफ दे होगा, इस दिन जबकि सूर फूका जाएगा, और हम मुजरिमों को इस हाल में घेर लाएंगे कि इनकी आंखें दहशत के मारे पथराई हुई होंगी, और आपस में चुपके चुपके कहेंगे, दुनिया में मुश्किल ही से कोई 10 दिन तुमने गुजारे होंगे। हमें खूब मालूम है कि वो क्या बातें कर रहे होंगे। हम ये भी जानते हैं कि इस वक्त इनमें से जो ज्यादा मुख्तात अंदाजा लगाने वाला होगा वो कहेगा, नहीं, तुम्हारी दुनिया की जिंदगी बस एक ही दिन की जिंदगी थी। सारी जिंदगी जिन चीजों के पीछे खपते रुलते रहे, वहां लगेगा ओनली वन डे लाइफ। एक दिन कितना को लंबा होता है? आजकल लंबे दिन है, फिर भी गुजर ही जाते हैं ना, रुकता तो नहीं है। तो कितना ना समझ है वो शख्स जो एक दिन की जिंदगी के लिए ना खत्म होने वाली आखरत को ख़त्म कर दे। अल्लाह ताला आपकी मेरी इस्लाह फरमा दे। ये लोग तुमसे पूछते हैं, आखिर इस दिन पहाड़ किधर चले जाएंगे? कहो, मेरा रब इनको धूल बनाकर उड़ा देगा और जमीन को ऐसा हमवार और चटियल बना देगा कि इसमें कोई बल और सिलवट तुम ना देखोगे। इस रोज सब लोग मुनादी की पुकार पर सीधे चले आएंगे, कोई जरा अकड़ ना दिखा सकेगा, और आवाजें रहमान के सामने दब जाएंगी। एक सरसराहट के सिवा तुम कुछ ना सुनोगे, उस रोज शिफात कुछ कारगर ना होगी, इल्ला ये कि किसी को रहमान इसकी इजाजत दे दे और इसकी बात को सुनना पसंद करे। आप देखिए कि क्यामत का जो मंजर होता है ना, उसको सोचकर इंसान किस तरीके से कांप जाता है। और आपने शायद फील किया कि नहीं कि सूरत तौहा में हर थोड़ी आयतों के बाद यक्षा और क्यामत की बात, इन आयतों की तिलावत सुनते बिल्कुल खशियत में, चाहे आंखें बंद कर लें, चाहे कुरान के तर्जमे पे नजर रखें, लेकिन शऊर को बेदार करें कि वहां क्या हाल होगा उस दिन।
ويسألونك عن الجبال فقل ينسفها ربي نسفا فيذرها قاعا صفصفا لا ترى فيها عوجا ولا أمتا ويسألونك عن الجبال فقل ينسفها ربي نسفا فيذرها قاعا صفصفا لا ترى فيها عوجا لا ترى فيها عوجا ولا أمتا يومئذ يتبعون الداعي لا عوج له وخشعت الأصوات للرحمن فلا تسمع إلا همسا يومئذ لا تنفع الشفاعة إلا من أذن له الرحمن ورضي له قولا يعلم ما بين أيديهم وما خلفهم ولا يحيطون به علما وعنت الوجوه للحي القيوم وقد خاب من حمل ظلما ومن يعمل من الصالحات وهو مؤمن فلا يخاف ظلما ولا هضما وكذلك أنزلناه قرآنا عربيا وصرفنا فيه من الوعيد لعلهم يتقون أو يحدث لهم ذكرا.
اللہ تعالیٰ ہمیں اس دن کی تیاری کرنے والا بنا دے. اور حقیقت یہ ہے کہ اللہ تعالیٰ کو ہر بات کی خبر ہے, اسی لیے فرمایا آیت 110 یعلم ما بین ایدیہم وما خلفہم ولا یحیطون بہ علما. وہ لوگوں کا اگلا پچھلا سب حال جانتا ہے اور دوسروں کو اس کا پورا علم نہیں. لوگوں کے سارے اس حی القیوم کے آگے جھک جائیں گے. نامراد ہوگا وہ جو اس وقت کسی ظلم کا بارے گناہ اٹھائے ہوئے ہو اور کسی پر ظلم یا حق تلفی کا خطرہ نہ ہوگا اس شخص کو جو نیک عمل کرے اور وہ مومن بھی ہو. وَكَذَلِكَ أَنزَلْنَاهُ قُرْآنًا عَرَبِيًّا, اور اے نبی اسی طرح ہم نے اسے قرآن عربی بنا کر نازل کیا اور اس میں طرح طرح سے تنبیہات کی ہیں شاید کہ یہ لوگ کج روی سے بچیں یا ان میں کچھ ہوش کے آثار اس کی بدولت پیدا ہوں. یہاں دیکھیے قرآن کے ساتھ ہی جو بات کہہ دی گئی کہ قرآن پڑھنے کے بعد ہی پتہ چلتا ہے کہ کون سا راستہ ٹیڑھا ہے, اور ہوش بھی قرآن پڑھنے کے بعد ہی آتا ہے. اللہ تعالیٰ اس قرآن کو ہمارے دل کی بہار بنا دے. بس بالا برتر ہے اللہ بادشاہ حقیقی, اور دیکھو قرآن پڑھنے میں جلدی نہ کیا کرو جب تک کہ تمہاری طرف اس کی وحی تکمیل کو نہ پہنچ جائے, اور دعا کرو ربی زدنی علما, اے پروردگار مجھے مزید علم عطا فرما. پڑھیے شعور سے یہ دعا. اب مانگیے اس کو شعور سے. اب دیکھیے پڑھنا اور ہوتا ہے مانگنا اور. ہم دعائیں پڑھتے ہیں یا ہم دعائیں سیکھتے ہیں, دعائیں مانگی جاتی ہیں. پہلے تو غور کیجئے کیا مانگا جا رہا ہے. علم نبی کو کہا جا رہا ہے کہیے علم اور چاہیے. ہم کیا مانگتے ہیں؟ ربی زدنی مالن, ربی زدنی اولادن, ربی زدنی لباسن. سارا دنیا کا مال مانگتے ہیں. مانگنے کی چیز ہے. مانگیے ذرا اس رمضان میں اللہ سے علم. کتنے لوگ اب علم دوست بنتے جا رہے ہیں. دل چاہتا ہے کہ بس میں اور میری کتابیں. یقین کریں بندہ مس کرتا ہے کبھی کبھی, جب بہت ہی کچھ سوشلائزنگ ہونے لگ جائے نا تو دل کرتا ہے کوئی اکیلے چھوڑ دے, اب میں ذرا اپنی کتاب کھول کے بیٹھ جاؤں. تو چلیے لکھیے پھر علم میں اضافہ کیسے ہوتا ہے. علم کے 5 درجے ہوتے ہیں. نمبر 1 خاموش رہنا, دوسرا توجہ سے سننا, تیسرا جو سنے اسے یاد کیجئے, چوتھا اب اس پر عمل کیجئے, اور پانچواں اس کو دوسروں تک پہنچا دیں. اللہ تعالیٰ سے دعا ہے کہ ہمارا علم بڑھا دے عمل والا. لیکن علم کو بڑھانے کا ایک سب سے خوبصورت طریقہ سیکھے ہوئے پہ عمل. روایت میں آتا ہے کہ علم اپنے پیچھے عمل کو ڈھونڈتا ہے. سفیان سوری ایک محدث تھے, ان کا قول ہے علم عمل کو ڈھونڈتا ہے, اگر اسے وجود میں نہ پائے تو رخصت ہو جاتا ہے. علم کی حفاظت عمل کے ساتھ کرنے کی ضرورت ہے, اسی لیے اللہ تعالیٰ فرماتے ہیں کہ اس چیز کو پیدا کرو. اور آپ دیکھیے کہ دولت کی حفاظت آپ کرتے ہیں, علم آپ کی حفاظت کرتا ہے. دنیا کی دولت خرچ کرنے سے کم ہوتی ہے, علم کی دولت خرچ کرنے سے زیادہ ہوتی ہے. اب دوبارہ آدم اور ابلیس کا قصہ, کیونکہ ہر جگہ ایک نئے اینگل سے آتا ہے. وَلَقَدْ أَهِتْنَا إِلَىٰ آدَمَ مِنْ قَبْلِ, ہم نے اس سے پہلے آدم کو ایک حکم دیا تھا مگر وہ بھول گئے اور ہم نے ان میں عزم نہ پایا. یاد کرو وہ وقت جب کہ ہم نے فرشتوں سے کہا تھا کہ آدم کو سجدہ کرو, وہ سب تو سجدہ کر گئے مگر ایک ابلیس تھا کہ انکار کر بیٹھا. دیکھیے جب سب نے مانا تو اس نے نہ مانا, تو نمایاں ہوا ہوا تھا نا, پرومیننٹ ہوا. آپ امیجن کیجئے نا, کسی جگہ نماز ہو رہی ہے, سب سجدے میں گئے ہوئے ہیں اور ایک بندہ بیچ میں کھڑا ہے. تو لکھیے ابلیس کا جو بہت بڑا پرابلم تھا, ٹو بی پرومیننٹ, مجھے نمایاں ہونا ہے. منہ سے نہیں کہہ رہا تھا, اندر چھپی بھی تھی بات, خواہش کی تھی کہ مجھے بس ذرا آگے کر دیں, بڑھا دیں. اچھا اب کیا ہوا, ہوا نمایاں, ہوا نا, اچھا لگ رہا تھا. ایک بڑی خوبصورت تصویر کمپیوٹر کی سکرین پہ آتی ہے کبھی کبھی, ایک پوری باسکٹ ہے خوبصورت قسم کے اورنج, ایسے لگتا ہے جیسے فریش اورنجز, اور اس کے اندر سے ایک اورنج گر کے تو کونے میں گیا ہوا ہے. اس وقت پتہ چلتا ہے کہ یہ تصویر کا معنی کیا ہے. یاد رکھیے اگر ابلیس اس وقت اللہ کے حکم کو مان کر سب کے بیچ میں گھل مل جاتا اور وہی کرتا جو سب کر رہے تھے, تو اس طرح راندہ درگاہ نہ ہوتا. آج کے کلچر میں یہ بھی ایکسپوجر ہے, ایکسپوجر چاہیے, دوسرے کے آگے نمایاں ہونا ہے, اس سے بھی بچنے کی ضرورت ہے. پھر اس کے بعد آگے دیکھیے, اس پر ہم نے آدم علیہ السلام سے کہا دیکھو یہ تمہارا اور تمہاری بیوی کا دشمن ہے, ایسا نہ ہو کہ وہ تمہیں جنت سے نکلوا دے اور تم مصیبت میں پڑ جاؤ. یہاں تو تمہیں یہ آسائشیں حاصل ہیں کہ نہ بھوکے ننگے رہتے ہو, نہ پیاس اور دھوپ تمہیں ستاتی ہے, لیکن شیطان نے ان کو پھسلا دیا. کہنے لگا آدم بتاؤں تمہیں وہ درخت جس سے ابدی زندگی اور لازوال سلطنت حاصل ہوتی ہے. آخر کر دونوں میاں بیوی اس درخت کا پھل کھا گئے. نتیجہ یہ ہوا کہ فوراً ہی ان کے سطر ایک دوسرے کے آگے کھل گئے اور لگے دونوں اپنے آپ کو جنت کے پتوں سے ڈھانپنے. آدم نے اپنے رب کی نافرمانی کی اور آہ راست سے بھٹک گیا. اللہ اکبر. یہاں تک کے واقعے میں چند باتوں کو دیکھیے گا. پہلی بات دیکھیے کہ شیطان پرووک کرتا ہے, ابھارتا ہے, ڈائریکٹ آ کے حکم نہیں دیتا, دل میں ہلکا سا وہ کہنا چاہیے ایک پتھر پھینکتا ہے اور بھاگ جاتا ہے. سوچ میں ارتعاش پیدا کر دیتا ہے اور پھر کونے میں کھڑا ہو کے دیکھ رہا ہوتا ہے کہ دیکھنا اب اس سوچ نے اس کو اللہ کے حکم سے کتنا دور لے جانا ہے. پھر دوسری بات یہ ہے اور کہ آدم اور حوا دونوں یہاں موجود تھے. ابلیس نے جو کہا شوہر نے بھی کیا تو بیوی نے بھی کر لیا. دنیا میں بعض دفعہ ایسا ہی ہوتا ہے, ایک ساتھی غلط کام کرے تو دوسرا اس کے پیچھے لگ جاتا ہے. یہ بہت کم ہوا کہ ایک نیکی کرے تو دوسرا اس کو دیکھ کر نیکی کرنے لگے, لیکن یہ بعد میں ہوتا ہے. کب؟ کچھ عرصہ انتظار کرنے کے بعد. آدم سے بھول ہوئی, عزم پہ پختگی نہ پائی. اب اللہ سبحانہ تعالیٰ نے اس کے بعد کیا کیا, کیا ڈانٹا؟ نہیں. پھر اس کے رب نے اسے برگزیدہ کیا اور اس کی توبہ قبول کر لی اور اسے ہدایت بخشی. خوشخبری ہے ہر اس انسان کے لیے جس سے کوئی گناہ ہو چکا ہے, کبیرہ بھی ہو سکتا ہے, یاد رکھیے, بڑے بڑے بہت سے گناہ بھی ہو سکتے ہیں. ایک دفعہ کہیے ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین, اللہ تعالیٰ معاف کر دے گا. اور فرمایا تم دونوں فریق یعنی انسان اور شیطان یہاں سے اتر جاؤ, تم ایک دوسرے کے دشمن رہو گے. اب اگر میری طرف سے کوئی ہدایت پہنچے تو جو کوئی میری ہدایت کی پیروی کرے گا وہ نہ بھٹکے گا نہ بدبختی میں مبتلا ہوگا, اور جو میرے ذکر یعنی درس نصیحت سے منہ موڑے گا، اس کے لیے دنیا میں زندگی تنگ ہوگی اور قیامت کے روز ہم اسے اندھا اٹھائیں گے. ہائی لائٹ کیجیے، یہ ہیں ہمارے اس حصے کی آیات تدبر. ذرا سا شعور کے ساتھ اس کو سنیے. پہلے میں ایک سوال پیدا سوال چھوڑتی ہوں آپ کے ذہنوں کے لیے. اگر آپ کو یا مجھے پتہ چل جائے اگلے سال میں نابینا ہو جاؤں گی، میری آنکھوں کی روشنائی چلی جائے گی، تو مجھے کیسا لگے گا؟ اس آیت میں یہی خبر ہے. آئیے پڑھتے ہیں. وَمَنْ أَعْرَضَ عَنْ ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنكًا. اور جو میرے ذکر سے منہ موڑے گا، اس کے لیے دنیا میں زندگی تنگ ہوگی اور قیامت کے روز ہم اسے اندھا اٹھائیں گے. وہ کہے گا، پروردگار، دنیا میں تمہیں آنکھوں والا تھا، یہاں مجھے اندھا کیوں اٹھایا؟ اللہ تعالیٰ فرمائے گا، ہاں اسی طرح تو ہماری آیات کو جب کہ وہ تیرے پاس آئی تھی تو نے بھلا دیا تھا، اسی طرح آج تو بھلایا جا رہا ہے. اسی طرح حد سے گزرنے والے اور اپنے رب کی آیات کو نہ ماننے والے کو دنیا میں بتلا دیتے ہیں اور آخرت کا عذاب زیادہ سخت اور زیادہ دیر پا ہے. اللہ اکبر کبیرہ. دنیا میں ہدایت سے دور رہے، اللہ نے آخرت میں آنکھوں سے محروم کر دیا. کتنی بڑی سزا ہے. اور یہ جو ہے نا معیشتن دن کا، اس کا نیچے انگلش کا ترجمہ لکھ لیں، ٹینشن والی زندگی. دنک کہتے ہیں تنگی کو، گھٹن، گھبراہٹ. جیسے کوئی لفٹ میں بیٹھتے ہیں تو تنگ ہو جاتے ہیں. آج آپ دیکھیے کہ انسانیت اس کتاب ہدایت سے دور رہ کر تنگیوں کا شکار ہو گئی. خوشی کم ہے، خوشحالی بہت ہے. اللہ سبحانہ تعالیٰ نے یہ قرآن کی روشنی دی آپ کے میرے لیے. اسی کی روشنی میں جائیں گے تو زندگی بھی روشن ہوگی، آپ کی سوچ کھلے گی، اور آخرت میں بھی انشاءاللہ قبر کی روشنی کا یہ ذریعہ بنے گی، پل صراط پہ روشنی بنے گی یہ کتاب. آپ کا میرے اس آیت پہ عمل کیا ہونا چاہیے؟ اپنے معمولات کو دیکھیں. میری زندگی کے 24 گھنٹوں میں سے کیا کیا چیز اس کتاب ہدایت کے مطابق ہے اور کون سی اس سے دور ہے؟ آپ نے اس پہ غور کرنا ہے. ایسے ہی سوچ لیں، سپوزڈ صرف، بالکل، کہ میں اس آیت کو اپنے اوپر کیسے اپلائی کروں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں پڑھ کر کبھی بھولنے والا نہ بنائے. وَكَذَلِكَ نَجْزِي مَنْ أَسْرَفَ وَلَمْ يُؤْمِنْ بِآيَاتِ رَبِّهِ وَلَعَذَابُ الْآخِرَةِ أَشَدُّ وَأَبْقَى. اللہ تعالیٰ ہم سب سے اس ساری سے بچا کے رکھے. پھر فرمایا، پھر کیا ان لوگوں کو تاریخ کے اس سبق سے کوئی ہدایت نہ ملی کہ ان سے پہلے کتنی ہی قوموں کو ہم ہلاک کر چکے ہیں جن کی برباد شدہ بستیوں میں آج یہ چلتے پھرتے ہیں؟ در حقیقت اس میں بہت سی نشانیاں ہیں ان لوگوں کے لیے جو عقل سلیم رکھتے ہیں. اگر تیرے رب کی طرف سے پہلے سے ایک بات طے نہ کی کر دی گئی ہوتی اور مہلت کی ایک مدت مقرر نہ کی جا چکی ہوتی تو ضرور ان کا بھی فیصلہ چکا دیا چکا ہوتا. پس نبی، جو باتیں یہ لوگ بناتے ہیں ان پر صبر کرو اور اپنے رب کی حمد و ثنا کے ساتھ اس کی تسبیح کرو، سورج نکلنے سے پہلے اور غروب ہونے سے پہلے، اور رات کے اوقات میں بھی تسبیح کرو اور دن کے کناروں پر بھی. اشارتاً 5 نمازوں کے اوقات ہیں اس میں، ڈائریکٹ نہیں ہے. ڈائریکٹ کہاں سے ملیں گے؟ حدیث سے. تو حدیث کو پڑھے بغیر قرآن نہیں سمجھ آتا. پڑھو کیوں نماز؟ اس کو ہائی لائٹ کیجئے، لعلک ترضیٰ. کیا ترجمہ ہوگا اس کا؟ نماز پڑھو تاکہ اللہ راضی ہو جائے. آج تک یہی سوچتے آئے. اس آیت نے آپ کی میری سوچ بدل دی. لکھیے ذرا اس کو، دیکھیے غور سے، ترجمہ پڑھے. شاید کہ تم راضی ہو جاؤ. یہ ہے اقیم الصلاۃ لذکری. عبادت سے اللہ سے پہلے بندہ راضی ہوتا ہے. تم راضی ہوگے سے کیا پتہ چلتا ہے؟ عبادت آپ کی آنکھوں کی ٹھنڈک بنتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، جعلت قرۃ العینی عینی فی الصلاۃ، میری آنکھوں کی ٹھنڈک نماز میں رکھی گئی. تو یاد رکھیے، نماز جب تک آپ کی رضا کا ذریعہ نہیں بنتی وہ اللہ کو بھی راضی نہیں کرے گی. اصل بات کیا ہے کہ آپ کو مجھے نمازوں کا شوق لگانا ہے. آپ کی سکھائی ہوئی دعاؤں میں ایک بڑی پیاری دعا ہے جس میں آپ نے فرمایا کہ اللہ، جب دنیا والے دنیا سے آنکھیں ٹھنڈی کر رہے ہوں تو میری ٹھنڈک تیری عبادت میں رکھ دے. تو پھر آج نماز کے پیچھے پڑ جائیں، اپنی نمازوں کو سجائیں، سواریں، چمکائیں اس طرح سے کہ اللہ کرے کہ وہ نمازیں ہمارے لیے بہتر ہو جائیں. سوال پیدا ہوتا ہے کیوں نماز میں بے چینیاں ہیں، کیوں نماز میں توجہ ادھر ادھر نہیں؟ تو اس کی وجہ اگلی آیت میں ہے. وَلَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَىٰ مَا مَتَّعْنَ بِهِ أَزْوَاجًا مِّنْهُمْ، اور نگاہ اٹھا کر بھی نہ دیکھو دنیاوی زندگی کی شان و شوکت کو جو ہم نے ان میں سے مختلف قسم کے لوگوں کو دے رکھی ہے. وہ تو ہم نے انہیں آزمائش میں ڈالنے کے لیے دی ہیں، اور تیرے رب کا دیا ہوا رزق حلال ہی بہتر اور پائندہ تر ہے. اپنے اہل و عیال کو نماز کی تلقین کرو. پھر وہی بات، نماز کی تلقین، اور خود بھی اس کے پابند رہو. ہم تم سے کوئی رزق نہیں چاہتے، رزق تو ہم ہی تمہیں دے رہے ہیں، اور انجام کی بھلائی تقویٰ ہی کے لیے ہے. کیا پتہ چلا کہ جہاں دنیا بہت سج جاتی ہے نا، وہاں نمازوں سے خوشی چلا جاتا ہے. آپ بھی اس موقع دیکھیے، مسجد کے صاف ستھرے پلین ہال میں جا کر نماز پڑھیں، اور اپنے ڈرائنگ روم میں سجے سجائے خوبصورت ٹیبل اور پردوں کے پیچھے کھڑے ہو کر نماز پڑھ کے دیکھ کر ضرور توجہ ادھر سے ادھر جائے گی. تو نماز کو درست کرنا ہے نا، تو ہمیں تھوڑا سا اپنے آپ کو پابند کرنا پڑے گا. اللہ تعالی ہمیں تقویٰ عطا فرمائے. اور یہاں دیکھیں، دنیا کے لیے جو لفظ استعمال ہوا ہے نا، زہرت الحیات الدنیا، اور زہرہ کہتے ہیں کلی کو. یہ دنیا جو ہے نا، یہ ادھ گھلا پھول ہے. ابھی پوری رانائی تو اپنے میں نے دیکھی کوئی نہیں ہے، وہ آخرت میں ہوگی. اللہ کہتے ہیں اس کلی کو دیکھ کر تم اتنے ہو گئے ہو خوش، تو سوچو جب آخرت میں جنت کا گھر دیکھو گے تو کیا ہوگا. اے اللہ ہمیں دنیا کے ساتھ آخرت کی نعمتیں بھی عطا فرما. وہ کہتے ہیں یہ شخص اپنے رب کی طرف سے کوئی نشانی یعنی معجزہ کیوں نہیں لاتا، اور کہ اس کے پاس اگلے صحیفوں کی تمام تعلیمات کا بیان واضح نہیں آیا. اگر ہم اس کے آنے سے پہلے ان کو کسی عذاب سے ہلاک کر دیتے تو پھر یہی لوگ کہتے ہیں ہمارے پروردگار تو نے ہمارے پاس کوئی رسول کیوں نہ بھیجا کہ ذلیل اور رسوا ہونے سے پہلے ہی ہم تیری آیات کی پیروی اختیار کر لیتے. دیکھیے، اگر نبی نہ آتے تو لوگوں نے یہ کہنا تھا، اللہ کوئی آتا تو ہمیں سمجھاتا. اب آ گیا تو لوگوں نے کیا حال کیا، اللہ اس پہ اپنے نبی کو تسلی دے رہے ہیں. اے نبی ان سے کہو ہر ایک انجام کار کے انتظار میں ہے، بس تم بھی منتظر رہو، ان قریب تمہیں معلوم ہو جائے گا کہ کون سیدھی راہ چلنے والے ہیں اور کون ہدایت یافتہ ہیں. اللہ اکبر. آپ ان آیتوں سے یہ اندازہ لگا لیجئے کہ نبی صلی اللہ علیہ وسلم کے ساتھ آ کر کس قسم کی باتیں کرتے تھے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم نے اس پوری سورت میں جو کچھ بھی پڑھا اس پہ عمل کی توفیق عطا فرمائے. یہاں پہ سورت طہٰ بھی پوری ہوئی اور 16واں پارہ بھی پورا ہوا. اللہ تعالیٰ عمل میں ہمیں آگے بڑھا دے. بریک لیں گے نماز کا، بریک لیجئے، پھر انشاءاللہ فریش اپ ہو کر 17واں پارہ شروع کرتے ہیں.
یا حامل القرآن قد خصك الرحمن بالفضل والتيجان والروح والريحان يا حامل القرآن قد خصك الرحمن بالفضل والتيجان والروح والريحان يا ترتيل للذكر والتنزيل بشراك يوم رحيل ستفوز بالغفران يا قارئ الآيات في الجمع والخلوات تزهو بك السماوات وتنتشل لك حامل القرآن.
نسألك يا من هو الله الذي لا إله إلا هو الرحمن الرحيم
الملك القدوس السلام المؤمن المهيمن العزيز الجبار المتكبر الخالق البارئ المصور الغفار القهار الوهاب الرزاق الفتاح العليم القابض الباسط الخافي الرافع المعز المذل السميع البصير الحكم العدل اللطيف الخبير العليم العظيم الغفور الشكور العلي الكبير الحفيظ المقيم الحسيب الجليل الكريم الرقيب المجيب الواسع الحكيم الودود المجيد الباعث الشهيد الحق الوكيل القوي المتين الولي الحميد المحسي المبديع المعيد المحيي المميت الحي القيوم الواجد الماجد الواحد الصمد القادر المقتدر المقدم المؤخر الأول الآخر الظاهر الباطن الوالي المتعالي البار التواب المنتكم العفو رؤوف مالك الملك ذو الجلال والإكرام المقسط الجامع الغني المغني المانع الضار النافع النور الهادي البديع الباقي الوارث الرشيد الصبور الذي ليس كمثله شيء وهو السميع البصير اللهم صل أفضل الصلاة على أسعد المخلوقاتك سيدنا محمد وعلى آله وصحبه وسلم عدد معلوماتك ومداد كلماتك كلما ذكرك ذاكرون وغفل عن ذكره الغافلون
لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك
أعوذ بالله من الشيطان الرجيم اقترب للناس حسابهم وهم في غفلة معرضون ما يأتيهم
چلیے سورۃ الانبیاء 17ویں پارے کا آغاز ہے. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہ تعالیٰ کی توفیق سے سورۃ الانبیاء کو شروع کریں گے. سورۃ اپنے نام سے ہی واضح ہے کہ اس میں مختلف انبیاء کرام کا تذکرہ، اور خاص طور پہ سورۃ کی خوبی کیا ہے کہ اس میں انبیاء کرام کی دعائیں ہیں. آپ کہہ سکتے ہیں کہ دعاؤں سے بھری ہوئی سورۃ ہے، اور اس میں ایک ایمان والے کا توکل علی اللہ بھی دکھتا ہے کہ مختلف حالات میں اللہ نے نبیوں کو جب دوچار کیا تو ان ساری چیزوں میں پڑھ کر انہوں نے امید کا دامن نہیں چھوڑا. دیا تو اللہ نے دیا، جب تک اللہ نے نہیں دیا کسی اور در پہ نہیں جھکے. اور مکی دور کی صورتوں میں سے ایک صورت ہے کہ جس میں آپ اور میں دیکھیں گے کہ ہر دور میں جب بھی اللہ کا پیغام لے کر کوئی نبی آیا تو اس کے ساتھ ایک ہی قسم کے حالات تھے. کل تک نبی آتے تھے، آج نبی تو نہیں آئیں گے کیونکہ ہمارے نبی آخری نبی تھے، لیکن یہ بتا دیے کہ جہاں بھی پیغام ہدایت پہنچے گا عام طور پہ حالات ویسے ہی ہوں گے کہ شروع میں لوگ اس کو جھٹلائیں گے، باپ دادا کے نام پہ جو طریقے چل رہے تھے اسی کو اپنے لیے سند سمجھیں گے، لیکن بالآخر اگر بات کرنے والوں کو یقین ہو کہ ہم جو بات کر رہے ہیں وہ سچی ہے تو اللہ تعالیٰ کی مدد ان کے ساتھ آئے گی. تو آپ کہہ سکتے ہیں کہ اس پوری صورت کا مرکزی مضمون توحید کی دعوت ہے جو انبیاء کرام دیتے رہے، اور خاص طور پہ یہاں نبی صلی اللہ علیہ وسلم کو تسلی دی گئی کہ آپ جیسے حالات پہلے سے بھی ہوئے. آئیے شروع کرتے ہیں. اور اس صورت میں آپ کو حساب کتاب اور موت کا بہت تذکرہ ملے گا. آپ دیکھیں گے کہ اس میں بار بار احساس دلایا جا رہا ہے کہ اس دنیا کے بعد ایک اور زندگی ہے اور تم نے اس کی نگاہوں سے خود کو دیکھنا ہے. اور اس صورت میں آپ کو یہ بھی دکھے گا کہ مختلف انبیاء کرام نے اپنی اس مختصر سی زندگی کو ایسا خوبصورت گزارا کہ ان کی آخرت بہت اچھی گزرے گی. آئیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. اقترب للناس حسابهم وهم في غفلة موردون ما ياتيهم من ذكر من ربهم محدث محدثن الا استمعوه وهم يلعبون لاهية قلوبهم واسر النجوى. قریب آ گیا ہے لوگوں کے حساب کا وقت، اور وہ ہیں کہ غفلت میں ابھی منہ موڑے ہوئے ہیں. ان کے پاس جو بھی تازہ نصیحت ان کے رب کی طرف سے آتی ہے اس کو بتکلف سنتے ہیں اور کھیل میں پڑے رہتے ہیں. دل ان کے دوسری ہی فکروں میں منہمک ہیں. کچھ بھی نہیں ہوا اس آیت کو سن کر. صحابہ کے دلوں پر تو یہ آیت بجلی بن کر گری. ایک صحابی نے کہیں سے ملا ہوا زمین کا ایک ٹکڑا دوسرے بھائی کو دینا چاہا کہ میرے پاس دو ہو گئے ہیں، تیرے پاس ایک بھی نہیں ہے، یہ لے لے. اس نے کہا بہت شکریہ، میں لے لیتا، پر آج کی رات ہمارے نبی پر ایک ایسی آیت نازل ہوئی ہے جس نے دنیا میں ہماری رہی سہی دلچسپی بھی ختم کر دی ہے. اور وہ آیت کیا ہے؟ ایک طرح والی ناسی حساب ہو، کہ جب حساب کا وقت ہی قریب آ گیا ہے تو پھر اب میں نے اس کو لے کر کیا کرنا ہے. ذرا سا سوچئے، آپ کو مجھے اپنے اوپر اس بات کو لینا ہے کہ اگر کوئی کہے کہ کل قیامت آئے گی تو ہمارا عمل کیا ہوگا. اور قیامت قریب ہے، ہر وہ چیز جو چل پڑی وہ پہنچ جائے گی. جب یہ یقین آ جاتا ہے نا کہ قیامت قریب ہے تو دنیا پہ صبر کرنا آسان ہو جاتا ہے. لیکن اللہ نے لوگوں کی جو مصروفیات بتائی ہیں، لاہیتن قلوبہم، غفلت ہے، بیکار قسم کے مشغلے ہیں، کھیل کود ہیں، تماشے ہیں. آپ دیکھیے کہ ہر بندہ کیسے سوچے، یعنی میں کیسے جانوں کہ میں غفلت میں ہوں کہ نہیں؟ تو اس کا جواب مجھے میری روز مرہ کی دلچسپیوں سے ملے گا. ایک انسان جس چیز کو اہم سمجھتا ہے نا اس کے لیے کوشش کرتا ہے، اسی کے لیے وقت لگاتا ہے، اسی کے لیے مال لگاتا ہے. جیسے دنیا میں کوئی ڈگری لینی ہوتی ہے اس کے لیے یہ سب کچھ لگائی جاتی ہے، اور ہر وہ چیز پہ جو راستے میں رکاوٹ بنے اس کو انسان پیچھے کرتا جاتا ہے. ہر وہ چیز جو مقصد سے غافل کر دے انسان اس کو ہٹاتا ہے. بالکل اگر مجھے آپ کو یہ یقین آ گیا کہ میرا اور آپ کا حساب قریب ہے تو ہم اس دنیا کو بڑھانے کی بجائے مختصر کرتے رہیں گے. ذرا سوچئے آج اکثر لوگوں کے اس کتاب سے دور رہنے کی وجہ کیا ہے؟ یہ دنیا. اکثر لوگ کیوں سنجیدہ نہیں ہوتے دین سیکھنے کے لیے، دین کو آگے بڑھانے کے لیے؟ اس کی وجہ بیکار مصروفیات ہے. آپ دیکھیے کہ یہ زندگی جو اللہ نے مجھے آپ کو دی، یہ کتنا بڑا تحفہ ہے. ہم کیسے اپنا وقت ضائع کرتے ہیں اس کو تھوڑا سا اندازہ لگائیے گا، کیونکہ جو میرا وقت ہے نا، آپ کا وقت ہے، یہ سانسوں میں ہے، لمحوں کی حفاظت کرنی ہے. ایک ایک منٹ میں ہم کیا کچھ کر سکتے ہیں. آپ کہتے ہیں کہ کوئی چلنے والا اگر چلنے لگے تو ایک منٹ میں 200 گز چل سکتا ہے، 250 لفظ بندہ بول سکتا ہے ایک منٹ میں. خون پورے جسم سے ہو کر واپس دل میں آ جاتا ہے ایک منٹ کے اندر. اور یہ تو آپ جانتے ہیں کہ زمین ایک منٹ میں اپنے محور کے گرد کتنا چکر کاٹتی ہے. تو ایک ایک منٹ قیمتی ہے. آج سے آپ نے میں نے اپنے لمحوں کی حفاظت کرنی ہے، ورنہ یاد رکھیے بچپن کھیل کر کھویا، جوانی نیند بھر سویا، اور بڑھاپا دیکھ کر رویا. کل ہمارے ساتھ یہ نہ ہو جائے. حساب کا لفظ ہمیشہ لوگوں کو مشکل لگتا ہے. زندگی میں مختلف مراحل پر حساب کتاب ہوتا ہے. بچپن میں گریڈز ہوتے ہیں، کتنے نمبر آئے، پھر ہفتے کے دن بندہ بچہ گنتا ہے، چھٹی کب ہوگی، سنڈے کب آئے گا. ذرا سا انسان جوان ہوتا ہے تو سکور گننے لگ جاتا ہے، کتنے رہ گئے، سن گنے گا. پھر جاب ملی، کتنے پیسے ملیں گے، کتنے گھنٹے، ایک گھنٹے کے کتنے پیسے. ذرا سی میچورٹی شروع ہوتی ہے 25-30 سال تو فگرز اینڈ فیکٹس، دنیا کی آبادی کتنی، یہ ہوگا وہ ہوگا، زمین کتنے کی آئے گی. اور 50-60 سے اوپر گئے تو ہر وقت زمینوں کے سودے، گھر اتنے کا اور زمین اتنے کی. اللہ تعالیٰ فرماتے ہیں اقترب للناس حسابہم، تم دنیا کے فگر گنتے رہتے ہو، کبھی تم نے یہ بھی سوچا کہ تمہارے دن کتنے رہ گئے ہیں؟ اور آپ کو پتا ہے کہ یہ سورت سفر ہجرت میں نازل ہوئی تھی. اس میں مکی سورتوں کی بھی خوبیاں ہیں اور مدنی سورتوں کی بھی ہے. وجہ کیا ہے کہ اللہ تعالیٰ اس سورت میں آپ کو مجھے ایک بہت خوبصورت سوچ دیتے ہیں کہ اپنے گزرتے ہوئے دنوں کو محسوس کرو. لیکن آئیے دیکھیے کہ لوگ ان باتوں کو کیسے لیتے تھے. اللہ تعالیٰ نے اگلی ہی آیت میں ذکر کر دیا، فرمایا اور ظالم آپس میں سرگوشیاں کرتے ہیں، یہ شخص آخر تم جیسا ایک بشر ہی تو ہے، پھر کیا تم آنکھوں دیکھے جادو کے پھندے میں پھنس جاؤ گے؟ یعنی باتیں چھانٹتے تھے، چھوڑو ایسی مایوسیوں کی باتیں، اول تو سنتے ہی نہیں ہیں، اور سنتے بھی ہیں تو بے ٹوٹے ہوئے دل کے ساتھ. عمل کے لیے نہیں سنتے، بحثیں کرنے کے لیے سنتے ہیں. ان کو کیا لگ رہا ہوتا ہے کہ اگر ہم نے اس کتاب پہ سنجیدگی سے غور شروع کیا تو ہماری زندگی بورنگ ہو جائے گی، پھیکی ہو جائے گی، اور یہ نہیں ہوگا وہ نہیں ہوگا. اللہ تعالیٰ فرماتے ہیں رسول کا جواب، رسول نے کہا میرا رب اس بات کو خوب جانتا ہے جو آسمان و زمین میں کی جائے، وہ سمیع اور علیم ہے. 3 سیکنڈ سوچے، اللہ کو ہر بات کی خبر ہے، تو جو میں کرتی ہوں اس کا بھی پتا ہے، جو میں دیکھتی ہوں اس کا بھی پتا ہے، جو میں سوچتی ہوں اس کا بھی پتا ہے. وہ کہتے ہیں بلکہ یہ پورا گندا خواب ہے، بلکہ یہ اس کی من گھڑت ہے. دیکھیے بکھلائے ہوئے ہیں، یہ اس قرآن پہ اور نبی کی باتوں پہ باتیں چھانٹ رہے ہیں. کبھی خواب کہتے تھے، کبھی من گھڑت کہتے تھے، نہیں بلکہ یہ شخص شاعر ہے، ورنہ یہ لائے کوئی نشانی جس طرح پرانے زمانے کے رسول نشانیوں کے ساتھ بھیجے گئے. حالانکہ ان سے پہلے کوئی بستی بھی جسے ہم نے ہلاک کیا ایمان نہ لائی، اب کیا یہ ایمان لائیں گے؟ یہاں سے آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم پر کتنا پریشر تھا لوگوں کی باتوں کا. آج ہم تھوڑی سی بات پہ پریشان ہوتے ہیں، تو پریشان نہیں ہونا انشاءاللہ. اور اے نبی، تم سے پہلے بھی ہم نے انسانوں ہی کو رسول بنا کر بھیجا تھا جن پر ہم وحی کیا کرتے تھے. تم لوگ اگر علم نہیں رکھتے تو اہل کتاب سے پوچھ لو، ان رسولوں کو ہم نے کوئی ایسا جسم نہیں دیا تھا کہ وہ کھاتے نہ ہوں اور نہ وہ صدا جینے والے تھے. ہر دور میں لوگوں کا ایک ہی مسئلہ کہ دین کے ساتھ دنیا کیوں ہے، دین کے ساتھ کھانا پینا کیوں ہے، اور نبیوں کی بیویاں کیوں ہیں، شادیاں کیوں ہوئیں. اللہ کہتے ہیں اس نبی نے شادیاں کوئی الگ تو نہیں کی، پہلے نبیوں کی بھی شادیاں تھیں. تو یاد رکھیں یہ وہی گھٹی بھی سوچ ہے کہ دین کو ایک ڈربے میں بند کر دو اور چند مولویوں کو اور چند ملانیوں کو اس میں بند کر دو اور ان کو ادھر مصروف کرو تاکہ وہ ہماری ایکٹیویٹیز پہ نظر نہ رکھیں. حالانکہ دین کی بات کرنے کرانے والا کبھی لوگوں کو یہ نہیں کہتا کہ تم ان چیزوں کو چھوڑ دو. اصل بات یہ ہے کہ اپنی اس دنیا کی زندگی کو اللہ کے حکم کا تابع کر لو. پھر دیکھ لو کہ آخر کر ہم نے ان کے ساتھ اپنے وعدے پورے کیے اور انہیں اور جس جس کو ہم نے چاہا بچا لیا اور حد سے گزر جانے والوں کو ہلاک کر دیا. ہائی لائٹ کیجئے گا, لقد انزلنا الیکم کتابا فیہ ذکرکم افلا تعقلون. لوگو ہم نے تمہاری طرف ایک ایسی کتاب بھیج دی جس میں تمہارا ہی ذکر ہے, کیا تم سمجھتے نہیں ہو. ہائی لائٹ کیجئے اس کو. انسان کو اپنا ذکر بہت پیارا لگتا ہے. کسی اخبار میں آپ کا نام چھپ جائے آپ اس کو خرید لیتے ہیں, سنبھال لیتے ہیں, بہانے بہانے سے لوگوں کو دکھاتے ہیں. پڑھی تھی, دیکھی تھی, خبروں میں خبر چھپ جائے آپ کے نام پہ اور اللہ کرے کہ وہ اچھی ہو. پھر دیکھیے لوگوں نے وہ چیزیں کاٹ کاٹ کے ٹکڑوں کی صورت میں رکھی ہوتی ہیں کہ جس میں آپ کا تذکرہ ہو. آئیے ذرا اس ایک آیت پر ایک صحابی کا, ایک بزرگ تھے ان کا عمل سنتے ہیں. ایک جلیل القدر تابعی اور عرب سردار تھے, احنف بن قیس ان کا نام تھا. ایک دن بیٹھے ہوئے تھے کہ کسی نے یہ آیت پڑھی, لقد انزلنا الیکم کتابا فیہ ذکرکم افلا تعقلون. ہم نے تمہاری طرف ایک ایسی کتاب نازل کی ہے جس میں تمہارا تذکرہ ہے, کیا تم سمجھتے نہیں ہو. وہ چونک پڑے اور کہا, ذرا قرآن مجید تو لاؤ, اس میں میں اپنا تذکرہ تلاش کروں, یعنی میرا ذکر کہاں ہے, اور دیکھوں کہ میں کن لوگوں کے ساتھ ہوں اور کن سے مجھے مشابہت ہے. انہوں نے قرآن مجید کو کھولا, کچھ لوگوں کے پاس سے ان کا گزر ہوا جن کی تعریف یہ کی گئی, کانوا قلیلا من اللیل ما یہجعون وبالاسحارہم یستغفرون وفی اموالہم حق للسائل والمحروم. سورۃ زاریات کی آیت 17 سے 19 تک ہے. ترجمہ کیا ہے, رات کے تھوڑے حصے میں سوتے تھے اور سحر کے اوقات میں بخشش مانگا کرتے تھے, اور ان کے مال میں مانگنے والے اور نہ مانگنے والے دونوں کا حق ہوتا تھا. اب یہ سن کر ذرا سوچ میں پڑ گئے. کچھ اور لوگ نظر آئے جن کا حال یہ تھا, تتجافى جنوبهم عن المضاجع يدعون ربهم خوفا وطمعا ومما رزقناهم ينفقون. سورۃ سجدہ کی آیت 16 ہے. ان کے پہلو بچھونوں سے الگ رہتے ہیں اور وہ اپنے پروردگار کو خوف اور امید سے پکارتے ہیں, اور جو مال ہم نے ان کو دیا اس میں سے بہت خرچ کرتے ہیں. کچھ اور لوگ نظر آئے جن کا حال کیا تھا, والذین یبیتون لربہم سجدا وقیاما. سورہ فرقان کی آیت 64 ہے. اور جو اپنے پروردگار کے سامنے سجدے کرتے اور عجز اور ادب کے ساتھ کھڑے رہ کر راتیں بسر کرتے ہیں. کچھ اور لوگ نظر آئے جن کا تذکرہ ان الفاظ میں تھا, الذین ينفقون فی السراء والضراء والکاظمین الغیظ والعافین عن الناس واللہ یحب المحسنین. سورۃ آل عمران 134. جو آسودگی اور تنگی میں اپنا مال اللہ کی راہ میں خرچ کرتے ہیں اور غصے کو روکتے ہیں اور لوگوں کے قصور معاف کرتے ہیں, اور اللہ نیک لوگوں کو دوست رکھتا ہے. کچھ اور آگے کے تو کچھ اور لوگ ملے جن کی حالت یہ تھی, وَيُوسِرُونَ عَلَىٰ أَنفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَسَاسًا وَمَن يُوقَ شُحَّ نَفْسِهِ فَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ. سورۃ حشر کی آیت 9 ہے. اور دوسروں کو اپنی جانوں سے مقدم رکھتے ہیں خواہ ان کو خود کتنی ضرورت ہو, اور جو شخص نفس کی ہرس سے بچا لیا گیا تو ایسے ہی لوگ مراد کو پا لینے والے ہوتے ہیں. کچھ اور آگے گئے تو کچھ اور لوگوں کی زیارت ہوئی جن کے اخلاق کیا تھے, وَالَّذِينَ يَجْتَنِبُونَ كَبَائِرَ الْإِثْمِ وَالْفَوَاحِشَ وَإِذَا مَا غَضِبُوا هُمْ يَغْفِرُونَ. سورۃ شورا 37. اور جو بڑے بڑے گناہوں اور بے حیائی کی باتوں سے پرہیز کرتے ہیں اور جب غصہ آتا ہے تو معاف کر دیتے ہیں. اب یہ بھی سوچنے لگے آگے چلے. والذین استجابوا لربهم واقاموا الصلاة وامرهم شورى بینهم ومما رزقناهم ينفقون. سورۃ شورى 38. اور جو اپنے پروردگار کا فرمان قبول کر لیتے ہیں اور نماز پڑھتے ہیں اور اپنے کام آپس کے مشورے سے کرتے ہیں اور جو مال ہم نے ان کو عطا فرمایا اس میں سے خرچ کرتے ہیں. وہ یہاں پہنچ کر ٹھٹک کر رہ گئے اور کہا, اب یہ جملے سنیے گا فی ذکرکم کے اوپر, اے اللہ میں اپنے حال سے واقف ہوں, میں تو ان لوگوں میں کہیں نظر نہیں آتا, مجھے تو اپنے اندر یہ ساری خوبیاں نہیں دکھتی جو آپ نے قرآن میں کہی ہیں. اب کیا کیا, دوسری طرف چل پڑے. پھر انہوں نے ایک دوسرا راستہ لیا اور اب ان کو کچھ لوگ نظر آئے جن کا حال یہ تھا, انہم کان اذا قیل لہم لا الہ الا اللہ یستکبرون ویقولون ان لتارک آلہتنا لشاعر مجنون. سورۃ صافات کی آیت 35-36 ہے. کفار مکہ کی رعونت اور تکبر کا ذکر ہے ان آیات میں. ان کا حال یہ تھا کہ جب ان سے کہا جاتا ہے کہ اللہ کے سوا کوئی معبود نہیں تو غرور کرتے تھے اور کہتے تھے بھلا ہم ایک دیوانے شاعر کے کہنے پر اپنے معبودوں کو چھوڑ دینے والے ہیں. پھر ان لوگوں کا سامنا ہوا جن کی حالت یہ تھی, وَإِذَا ذُكِرَ اللَّهُ وَحْدَهُ, اور جب تنہا خدا کا ذکر ان کے سامنے کیا جاتا ہے تو وہ لوگ جو آخرت پر ایمان نہیں رکھتے ان کے دل ڈر جاتے ہیں, اور جب ان کے سواروں کا ذکر ہوتا ہے تو ان کے چہرے کھل جاتے ہیں, یعنی ان کے چہروں پہ ناراضگی کے اثرات طاری ہوتے ہیں, اور جب اس کے سوا دوسروں کا ذکر ہوتا ہے تو چہرے کھل جاتے ہیں. یہ سورۃ زمر کی آیت 45 ہے. اس پہ بھی بات نہ سمجھ آئی, کچھ اور آگے گئے تو آیت سامنے آ گئی, ما سلککم فی سقر, کیا چیز تم کو دوزخ میں لے آئی. وہ جواب دیں گے, ہم نماز نہیں پڑھتے تھے, نہ فقیروں کو کھانا کھلاتے تھے, اور ہم جھوٹ سچ باتیں بنانے والوں کے ساتھ باتیں بنایا کرتے تھے اور اسے جزا کو جھوٹ قرار دیتے تھے یہاں تک کہ ہمیں اس یقینی چیز سے سابقہ پیش آ گیا. سورۃ مدثر 42-47 تک. یہاں بھی پہنچ کر وہ تھوڑی دیر کے لیے دم بخود کھڑے رہے, پھر کانوں پر ہاتھ رکھ کر کہا, اے اللہ ان لوگوں سے تیری پناہ, میں ان لوگوں سے بری ہوں, یعنی میرے اندر یہ برائیاں نہیں ہیں الحمدللہ, لیکن میں ہوں کدھر, جستجو تھی نا. اب وہ قرآن کے اوراق کو الٹ رہے تھے اور اپنا تذکرہ تلاش کر رہے تھے یہاں تک کہ اس آیت پر جا کر ٹھہرے. آپ میں سے کوئی جانتا ہے وہ آیت؟ پڑھ چکے ہیں آپ لوگ بھی, اس دن میں نے اشارہ کیا تھا, آج ریفرنس کے ساتھ کوٹ کر رہی ہوں. وَآخَرُونَ اعْتَرَفُوا بِذُنُوبِهِمْ خَلَطُوا عَمَلًا صَالِحًا وَآخَرَ سَيِّئًا عَسَى اللَّهُ أَن يَتُوبَ عَلَيْهِمْ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ. توبہ 102. اور کچھ اور لوگ ہیں جن کو اپنے گناہوں کا صاف اقرار ہے, انہوں نے اچھے اور برے عملوں کو ملا جلا دیا تھا, یعنی اچھے بھی کرتے ہیں اور برے بھی کرتے ہیں. قریب ہے کہ اللہ ان پر مہربانی سے توجہ فرمائے, بے شک اللہ تعالی مہربانی فرمانے والا اور بخشنے والا. اس موقع پر ان کی زبان سے بے ساختہ یہ نکلا, ہاں ہاں یہ ہے بے شک میرا حال. فی ہی ذکرکم. اب آپ کو مجھے سوچنا ہے کہ میں اور آپ قرآن میں کہاں ہیں. اللہ سے دعا کرتے ہیں کہ ہم قرآن میں ایسی جگہ پہ ہوں کہ جس کو پڑھنے کے بعد ہمارے چہروں پہ مسکراہٹ آ جائے, نہ کہ دل بوجھل ہو جائے. اللہ تعالیٰ نفاق اور فسق اور کفر سے بچا دے. کتنی ہی ظالم بستیاں ہیں جن کو ہم نے پیس کے رکھ دیا اور ان کے بعد دوسری کسی قوم کو اٹھایا, جب ان کو ہمارا عذاب محسوس ہوا تو لگے وہاں سے بھاگنے. ذرا سا سوچئے, کوئی سونامی کی تصویریں یاد کر لیں, کوریٹا اور کٹرینا سیلاب آنے کے وقت دیکھیے, جب کوئی سمندری طوفان آتا ہے یا زلزلہ آتا ہے تو لوگوں کی کیا حالت ہوتی ہے. لوگ ان سارے گھروں کو چھوڑ کر بھاگنے لگتے ہیں. کہا کہ آپ بھاگو نہیں, جاؤ اپنے انہی گھروں اور عیش کے سامانوں میں جن کے اندر تم چین کر رہے تھے. شاید کہ تم سے پوچھا جائے, کہنے لگے ہائے ہماری کمبختی, بے شک ہم خطابار تھے. اور وہ یہی پکارتے رہے یہاں تک کہ ہم نے ان کو کھلیان کر دیا اور زندگی کا ایک شرارہ تک ان میں نہ رہا. کتنی بڑی حقیقت ہے, کتنا انسان اپنے گھروں سے پیار کرتا ہے, کتنی نمازیں ضائع کرتے ہیں ان گھروں کو سجاتے سنوارتے, اور کتنی ہی چیزیں اس نے اللہ کے نافرمانی کی جمع کی ہوتی ہیں. جب پکڑ آتی ہے اس وقت کیا دیکھتا ہے؟ چند سیکنڈ غور کرتے ہیں. ہر ایک اپنے دامن میں جھانکے کہ میرے ساتھ کیا معاملہ ہے. اب دیکھیے کہ اللہ نے گھر نعمت کے لیے دیے تھے, ہم نے اس کو زحمت بنا دیا. یہ رحمت ہے. زحمت بن جاتی کب؟ جب انہی میں کھوئے رہیں اور اللہ کی عبادت کے لیے بھی وقت نہ ملے. اسی لیے اب آگے مقصد حیات سنایا جا رہا ہے. ہم نے اس آسمان اور زمین کو اور جو کچھ اس کے اندر ہے کچھ کھیل کے طور پر نہیں بنایا. اگر ہم کوئی کھلونا بنانا چاہتے اور بس یوں ہی کچھ ہمیں کرنا ہوتا اور بس یوں ہی کچھ کرنا ہوتا تو اپنے پاس ہی کر لیتے ہیں. مگر ہم تو باطل پر حق کی چوٹ لگاتے ہیں جو اس کا سر توڑ دیتی ہے اور وہ دیکھتے دیکھتے مٹ جاتا ہے, اور تمہارے لیے تباہی ہے ان باتوں کی وجہ سے جو تم بناتے ہو. کیا پتہ چلا کہ اللہ تعالیٰ نے میرے آپ کے لیے ایک مقصد رکھا ہے اس دنیا میں آنے کا. بس اس مقصد کو پورا کرتے کرتے دنیا جتنی ملتی ہے شوق سے لیجئے, جو چاہیں لیں, جو چاہیں بنائیں, جو چاہیں برتیں. اللہ نے آپ کے میرے لیے رکھا ہے. لیکن جو چیز نقصان دیتی ہے وہ کیا ہے کہ انسان جب اس دنیا میں کھو کر آخرت کو بھول جاتا ہے. آسمان و زمین میں جو مخلوق ہے وہ اللہ کی ہے, اور جو فرشتے اس کے پاس ہیں وہ نہ اپنے آپ کو بڑا سمجھ کر اس کی بندگی سے سرتابی کرتے ہیں اور نہ تھکتے ہیں, شب و روز اس کی تسبیح کرتے رہتے ہیں, دم نہیں لیتے. آپ تو نہیں تھک گئے؟ فرشتے نہیں تھکتے. اور ملول کہتے ہیں بور ہونے کو. آپ تو نہیں بور ہوتے؟ تو آپ کہیے کہ اللہ جس طرح فرشتے مسلسل آپ کی عبادت کرتے ہیں, آپ کی بات مانتے ہیں, ہمیں بھی اسی کی توفیق عطا فرما. کیا ان لوگوں کے بنائے ہوئے زمینی خدا ایسے ہیں کہ بے جان کو جان بخش کر اٹھا کھڑا کرتے ہوں؟ اگر زمین و آسمان میں ایک اللہ کے سوا دوسرے خدا بھی ہوتے تو زمین اور آسمان دونوں کا نظام بگڑ جاتا. بس پاک ہے اللہ رب العرش ان باتوں سے جو یہ لوگ بنا رہے ہیں. وہ اپنے کاموں کے لیے کسی کے آگے جواب دہ نہیں اور سب جواب دہ ہیں. ذرا سوچیے, جواب دہی بہت مشکل لگتی ہے. آپ دیکھیے کسی لیول پہ بھی جواب دہی اچھی نہیں لگتی. جب ہم چھوٹے تھے تو ہمیں سب سے مشکل وہ دن لگتا تھا جب چھٹیاں گزار کے جائیں گے 3 مہینے کی, اور ٹیچر نے کہنا ہے چھٹیوں کا کام لے کر آؤ. وہ 3 مہینے کی چھٹیاں رو رو کے کام کرتے تھے کیونکہ جا کے دکھانا ہے. شوہر حساب مانگ لے, دکھاؤ پورے مہینے میں کیا خرچ کیا, کیا چھوڑا, مشکل لگتا ہے. سوچیے جب اللہ نے ہم سے جواب دہی کرنی ہے, آنا پائی کا حساب مانگنا ہے, منٹ سیکنڈ کا حساب مانگنا ہے, خون کے ایک ایک قطرے کا حساب مانگنا ہے, پسینے کے ایک ایک قطرے کا حساب مانگنا ہے, پھر اس دن اس وقت کیا دل کو لگے گا. اللہ تعالیٰ ہمیں آج ہی اس حساب کے لیے تیار کر دے. کیسے چھوڑ کر انہوں نے دوسرے خدا بنا لیے؟ اے نبی ان سے کہو لاؤ اپنی دلیل, یہ کتاب بھی موجود ہے جس میں میرے دور کے لوگوں کے لیے نصیحت ہے, اور وہ کتابیں بھی موجود ہیں جس میں مجھ سے پہلے لوگوں کے لیے نصیحت تھی, مگر ان میں سے اکثر لوگ حقیقت سے بے خبر ہیں, اس لیے منہ موڑے ہوئے ہیں. ہم نے تم سے پہلے جو رسول بھی بھیجا اس کو یہی وحی کی ہے کہ میرے سوا کوئی خدا نہیں, بس تم میری بندگی کرو. اللہ اکبر. ہر نبی کا ایک ہی پیغام, لا الہ الا اللہ. یہ کہتے ہیں رحمان اولاد رکھتا ہے, سبحان اللہ. وہ یعنی فرشتے تو بندے ہیں جنہیں عزت دی گئی, اس کے حضور بڑھ کر نہیں بولتے اور بس اس کے حکم پر عمل کرتے ہیں. جو کچھ ان کے سامنے اسے بھی وہ جانتا ہے, اور جو کچھ ان سے اچھل ہے اس سے بھی وہ باخبر ہے. وہ کسی کی سفارش نہیں کرتے سوائے اس کے جن کے حق میں سفارش سننے پر اللہ راضی ہو, اور وہ اس کے خوف سے لرستے رہتے ہیں, ڈرتے رہتے ہیں. اور ان میں سے کوئی کہہ دے, اور جو ان میں سے کوئی کہہ دے کہ اللہ کے سوا میں بھی ایک خدا ہوں, تو اسے ہم جہنم کی سزا دیں گے. ہمارے ہاں ظالموں کا یہی بدلہ ہے. آپ دیکھ رہے ہیں کتنی شدید نفی ہے شرک کی, ہر طرح کا شرک. کیونکہ آپ دیکھیے کہ یہ بہت بڑا بت ہوتا ہے انسان کا. اللہ پر تکبر کے مارے اعتراض کرتے ہوئے باتیں چھاٹنا, یہ ہے وہ ہے دس ہے دیٹ ہے. اللہ تعالیٰ کہتے ہیں کبھی دنیا سے بھی سوال کیے. اب دیکھیے کچھ لوگوں کو سارے سوال کب سوجھتے ہیں؟ جب ان کو دین پر عمل کرنا ہوتا ہے. کیوں نہ کریں تو کیا ہوگا؟ فرض ہے, سنت ہے, نفل ہے. چھوٹی سی مثال لیجئے, اگر کوئی امریکن ویزا لگوانے کے لیے امبیسی جاتا ہے, 10 سوال وہ آپ سے پوچھتے ہیں اور 20 باتیں آپ سے منواتے ہیں. آپ سے کہیں گے تصویر کھچاؤ جس میں تمہارا یہ کان ننگا ہو, और पीछे ब्लू हो आपके और सीधे हो जाओ, फिर वो आपको विंडो में बुलाएंगे क्यों जा रहे हैं अमेरिका, उस वक्त क्या हालत होती है? कोई चूंच रहा करता उस वक्त? देखिए भीगी बिल्ली बनकर सिर्फ एक ख्वाहिश होती है, टप्पा लग जाए, एक दफा हम भी दुनिया में बख्श जाए, अल्लाह हमें जन्नत का सर्टिफिकेट वो ग्रीन कार्ड की सूरत में दे दे, हरी हरी जन्नत नजर आती है। सारे एतराज हमें अल्लाह की बात पे क्यों उठते हैं, ये सवाल है। अपने ऊपर लेकर सोचिए, दीन के मामले में मैं इतने सवाल क्यों करती हूं? सवालों की बजाय अमल कीजिए। बात माननी है तो मानने की तौफीक मिल जाएगी, नहीं माननी तो नहीं मिलेगी। और देखिए पीछे फरिश्तों की बात है, अल्लाह कहते तुम थक गए इबादत से, जाओ मेरे फरिश्ते बहुत हैं। वो एक शेर भी है ना कि इतात को फरिश्ते क्या थे, तस्बीह के लिए फरिश्ते बहुत है। असल बात यह है कि अल्लाह ने मुझे आपको इतात के लिए पैदा किया, अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। अब इसमें कुछ बातें कायनात के हकायक की भी आपको दिखेंगी। क्या वो लोग जिन्होंने नबी की बात मानने से इनकार कर दिया गौर नहीं करते? ये सब आसमान और जमीन बाहम मिले हुए थे, फिर हमने इनको जुदा किया और पानी से हर जिंदा चीज पैदा की, क्या वो इस खल्लाकी को नहीं मानते? और हमने जमीन में पहाड़ जमा दिए ताकि वो इन्हें लेकर ढुलक ना जाए, और इसमें कुशादा राहें बना दी शायद के लोग अपना रास्ता मालूम कर ले। हमने आसमान का एक मजबूत छत बना दिया मगर ये हैं कि कायनात की निशानियों की तरफ तवज्जो ही नहीं करते, और वो अल्लाह ही है जिसने रात और दिन बनाए और सूरज और चांद को पैदा किया, सब एक एक फलक में तैर रहे हैं। है ना हैरत की बात कि जो कायनात पे गौर कर रहे हैं वो रब्बे कायनात को नहीं मानते, और जो रब्बे कायनात को मानते हैं उनके पास कायनात पे गौर फिक्र का टाइम ही नहीं है, मसरूफ बहुत है। और ऐ नबी हमेश की तो हमने आपसे पहले भी किसी इंसान के लिए नहीं रखी। अब जरा से इस आयत पे दर्द को महसूस कीजिए। अगर इस दुनिया में हमेशा रहने का हक अगर किसी को होता तो वो प्यारे नबी को होता सल्लल्लाहु अलैहि वसल्लम। जब वो ना रहे तो फिर किसी और को रहने की क्या जरूरत है, और कोई कैसे रह सकता है? इसीलिए फरमाया अगर तुम मर गए तो क्या ये लोग हमेशा जीते रहेंगे? हकीकत है कि कुल्लु नफ्सिन ज़ायक़तुल मौत, हर एक नफ्स को मौत का जायका चखना है। हम अच्छे और बुरे हालात में डालकर तुम सब की आजमाइश कर रहे हैं, आखिरकार तुम्हें हमारी ही तरफ पलटना है। चलिए थोड़ा सा अपनी मौत को याद करते हैं, आनी है ना, हकीकत है, टलेगी तो नहीं किसी के टाले से। कहाँ मरेंगे हम, अपने ऊपर ले, मैं कहाँ मरूंगी, सफर में कि हजर में, घर में होंगी या बाहर होंगी? गर्मियों में मेरी मौत आएगी कि सर्दियों में? सुबह में जाऊंगी कि शाम में? रात में कि दिन में? अल्लाह ताला ईमान की मौत है, उसके लिए शर्त है कि जिंदगी इस्लाम वाली हो। ये मुनकरीन हक जब तुम्हें देखते हैं तो तुम्हारा मजाक बना लेते हैं, कहते हैं क्या ये है वो शख्स जो तुम्हारे खुदाओं का जिक्र किया करता था, तुम्हारे खुदाओं का जिक्र किया करता है, और इनका अपना हाल ये है कि रहमान के जिक्र से मुनकिर हैं। अल्लाह अकबर। बात यह कि इंसान जल्दबाज मखलूक है। अभी मैं तुमको अपनी निशानियां दिखाई देता हूं, मुझसे जल्दी ना मचाओ। ये लोग कहते हैं आखिर ये धमकी कब पूरी होगी? अगर तुम सच्चे हो काश इन काफिरों को इस वक्त का कुछ इल्म होता, जबकि ये ना अपने मुंह आग से बचा सकेंगे ना अपनी पीठें, और ना इनको कहीं से मदद पहुंचेगी। वो बला अचानक आएगी और उन्हें एक यक लख दबोच लेगी, ये ना इसको दूर कर सकेंगे और ना इनको लम्हा भर मोहलत मिल सकेगी। मजाक तो तुमसे पहले भी रसूलों का उड़ाया जा चुका है, नोट करें मक्का का वो दौर जब मजाक शुरू हो चुके थे, मगर इन मजाक उड़ाने वालों ने मगर उनका मजाक उड़ाने वाले इसी चीज के फेर में आकर रहे जिसका वो मजाक उड़ाते थे। जरा सा सोचिए, अल्लाह के नबी सल्लम की जगह खुद को लीजिए, आप देखिए कि पीछे मौत की बात है, आगे फिर आ रही है, बीच में मजाक उड़ाने की बात है। जिसको इलाही ना तुरजेउन का यकीन होगा ना, वो दीन के नाम पे हर मजाक बर्दाश्त कर लेगा, हर नागवारी बर्दाश्त कर लेगा, और जिसने जिंदगी में इस कुरान का जायका चख लिया उसकी मौत की कड़वाहट कम होगी, और जितनी जिंदगी में गुनाहों की कड़वाहट होगी उतना मौत का जायका कड़वा होगा। ये दुआ कीजिए कि अल्लाह हमें अपनी इज्जतों का सदका करने वाला बना दे, और वो क्या है, दीन के लिए, हक के लिए, अल्लाह के नाम पर अपना मजाक उड़वाना। और हक की पहचान ही ये है, जितना बड़ा हक कोई पेश करेगा उतना बड़ा रिएक्शन, वो पीछे झाक की बात याद कर लें, उतनी बड़ी मुखालफतें होंगी। अल्लाह ताला आपको मुझे साबित कदमी अता फरमाए। दूसरी बात, इन आयतों में अगर आप देखें तो आपने बड़ी खुली कल इंसान में ना जल जल्दबाजी, गो के हम इस पे पीछे टाइम वेस्टर में बात कर चुके हैं, लेकिन ये आयत भी थोड़ी सी तवज्जो चाहती है, और वो क्या कि इंसान अपने मिजाज के एतबार से जल्दबाज है। रिवायत से पता चलता है कि अभी हजरत आदम अलैहिस्सलाम के आधे धड़ में रूह गई थी तो उठ के बैठने शुरू हो गए थे। शैतान ने भी देख लिया था कि इंसान जल्दबाज है। हमेशा याद रखिए कि अल्लाह ने हमारे अंदर जल्दी क्यों रखी, ताकि हम नेकियों में जल्दी करें, हम अपने अधूरे कामों को पूरा करें। लेकिन जब ये जल्दबाजी तबीयत में आती है तो इंसान बेचैन होता है। कुछ लोगों को देखिए, हर वक्त बेचैन, काम कर भी चुके हैं फिर बेचैन, बोलते हैं तरतर तरतर। हम सब जरा इस आयत पे अपनी एक चेकलिस्ट बनाते हैं, मैं बोलती कैसे हूं, जल्दी जल्दी बोलती हूं। आपको पता है कि हजरत आयशा रजी अल्लाह अन्हा एक मौके पे अपने हुजरे में इबादत में मसरूफ थी, पता चला अबू बकर, हजरत अबू हुरैरा आए हैं, वो पर्दे के दूसरी तरफ से बैठ के जल्दी में अपनी कोई बात कर कर आके चले गए। हजरत आयशा सिद्दीका ने जब सलाम फेरा तो कहा अबू हुरैरा को बुलाओ, कोई उसको बताए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जब बोलते थे तो कितना ठहर ठहर कर बोलते थे। यानी अबू हुरैरा जल्दी में आए, ये सोचा भी नहीं कि अंदर वो सुन रही है नहीं सुन रही, नमाज पढ़ी, जल्दी से मैसेज दिया। हम नहीं ऐसा करते, सर पे खड़े हो जाते हैं नमाज पढ़ने वाले, चभी किधर है, चभी किधर है, इशारे करते। वो हमारी एक खानदान की एक बुजुर्ग थी, तो मशहूर है कि नमाज पढ़ रही थी, गली में से केले वाला आ गया, तो वो कह तो सक नहीं रही थी कि केले ले लो, तो ऐसे केले ले लो केले। ये भी जल्दबाजी है, और कहां जल्दबाजी हम करते हैं। आप देखिए ताल्लुकात क्यों बिगड़ते हैं, बिलीफ में जल्दबाजी की वजह से, दिल मैले की होते हैं जल्दबाजी की वजह से, जजमेंट क्यों पास करते हैं दूसरे पे जल्दबाजी के, वो है ही झूठी, वो है ही सुस्त, जल्दबाजी। बदगुमानियां क्यों पैदा होती हैं जल्दी, खाना खुलता है तो लोग कैसे भागते हैं जल्दी, खाना कैसे खाते हैं। और आप देखिए कुछ लोगों के तो नसीब में है ही हौलना, वो कहते हैं हम ना चैन लेंगे ना लेने देंगे। तो अपने अंदर सुकून लाइए, याद रखिए कब शुरू होगा कब खत्म होगा, जैसे आप में से भी कुछ लोग सोच रहे होंगे कब पारा पूरा होगा, पहले शुरू होने का शौक, फिर खत्म होने का शौक, फिर पूरा होने का शौक, जल्दी 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 आराम से सुकून से। और आपको पता कि अल्लाह को ये सिफत बड़ी पसंद है। अल्लाह के नबी के दौर में एक वफद आया, उसके लीडर थे अशजो नाम था उनका, सारे काफले वाले पसीने से भरे हुए थके मानदे दूर से आए थे, जूं ही मदीना उनको नजर आया मस्जिद नबी में घुसे, अपनी सवारियां उतारी, जाके नबी सल्लल्लाहु अलैहि वसल्लम को मिल रहे हैं, चूम रहे हैं, पता नहीं क्या कुछ कर रहे हैं, दीवाने हो गए भाई मदीना पहुंच गए और क्या चाहिए। लेकिन उनके जो लीडर थे ना, वो आराम से अपनी सवारी से उतरे, अपना बैग खोला, उसमें एक जोड़ा निकाला, साफ सुथरे होके कपड़े पहने, फिर आके अल्लाह के नबी को मिले। जब उनको बड़ी तहमुल वाली चाल चलते देखकर आता देखा, तो आपने फरमाया इन नफी कला खसलत, ऐश जो तेरे अंदर दो खूबियां बड़ी प्यारी हैं, कौन सी, जो अल्लाह को बड़ी प्यारी हैं, और वो क्या है, अल खिल्म वल इना, तेरे अंदर हलीमी है, तू सॉफ्ट है, और इना मतानत है, तो जल्दबाज नहीं है। यदि आपने एडमायर किया, पसंद किया कि पसीने से भरे हुए तुम आके मुझे मिलने की बजाय साफ सुथरे होके मिले हो, फिर उन्होंने कहा अल्लाह के नबी ये मेरी सिफात अल्लाह को पसंद है, कहा हाँ, कहा ये बताएं कि ये अल्लाह ने मुझे दी है या मैंने खुद पैदा की है। अब देखिए ना तजस्सुस कितना होता है जब पता चले कि मेरी तारीफ हो रही है। आपने फरमाया कि तुझे ये अल्लाह ने दी है, वाह भी है, एक होती कस्बी एक होती वाह भी। तो ये बात सुनकर वो खुश हुए, कहने लगे उस अल्लाह का शुक्र है जिसने मुझे वो सिफात दी जो अल्लाह और उसके रसूल को अच्छी लगती हैं। और याद रखिए अगर हम अल्लाह और उसके रसूल को प्यारे हो गए ना, तो हम लोगों को भी प्यारे होंगे। तो अपने अंदर ठहराव लाएं, चुलबुलापन खत्म करें, पांव जमीन पे लगाएं, आप देखेंगे आपके बच्चे आपसे पहले से ज्यादा मोहब्बत करेंगे और आपकी बात भी ज्यादा मानेंगे इंशाअल्लाह ताला। और दुआ भी कर लेते हैं कि अल्लाह ताला हमारे अंदर ऐसा ठहराव ले आए कि जो हमारी बात सुने उसका मानने को दिल करे। बहुत तेज बोलेंगे ना तो बात ऊपर से गुजर जाएगी, बहुत ऊंची बोलेंगे तो कानों से भी ऊपर गुजर जाएगी। आगे वापिस बात पे चलते हैं। ए नबी से कहो, कौन है जो रात को या दिन को तुम्हें रहमान से बचा सकता है मगर ये अपने रब की नसीहत से मुंह मोड़ रहे हैं? क्या ये सब कुछ ऐसे खुदा रखते हैं जो हमारे मुकाबले में इनकी हिमायत करें? वो तो ना खुद अपनी मदद कर सकते हैं और ना हमारी हिताई दिन को हासिल है। असल बात यह कि इन लोगों को और इनके आबाओ उजताद को हम जिंदगी का सरो सामान दिए चले गए, यहां तक कि इनको दिन लग गए मगर कहने नजर नहीं आता कि हम जमीन को मुख्तलिफ सिमतों से घटाते चले आ रहे हैं। फिर क्या ये गालिब आ जाएंगे? इनसे कह दो, मैं तो वही की बिना पर तुम्हें मुतनब्बिह कर रहा हूं मगर बहरे पुकार को नहीं सुना करते जबकि इनको खबरदार किया जाए। यहां आप देखिए दो बातें हैं। पहली बात है कि जब कुछ खानदानों में नस्ल दर नस्ल दौलत आम हो जाए ना तो वहां अल्लाह से दूरी शुरू हो जाती है, क्योंकि मेहनत नहीं की होती ना, तो बाप दादा की कमाई तो वैसे ही बंदे को माले मुफ्त दिले बेरहम लगती है। दूसरी बात, जहां जमीन के किनारों से घटाने की बात है तो याद रखिए कि जिंदगी में देखा जाए तो हो हम सबके साथ यही रहा, वक्त के साथ साथ हुसन घटने लगता है, फिर आप देखिए वजन तो बढ़ता है हुसन घटता है। खाना खाने की स्पीड कैसी हो जाती है? वो लोग जो एक या दो रोटी खा लेते थे दो चार लोग में और बाद में सिर्फ दलिया और सिर्फ सूप। हमारी अपनी सास है वो कहा करती हैं, हमारी खाने की नहीं खिलाने की उम्र है, तो वो फिर खूब खिलाती हैं। लेकिन देखा जाए तो हमारी जिंदगी में हर चीज घट रही, आंखें ऐसा ऐसा कमजोर हो रही हैं, समात घट रही है, और देखा जाए तो इस बड़े से घर और एक एक बड़े से कमरे में से निकालकर हमको एक दिन एक छोटी सी कब्र में लोग डाल आएंगे। ये है दुनिया के घटने का वक्त। अल्लाह अकबर। लेकिन बात है कि बहरे बात को सुनते नहीं, अल्लाह इस बात से ही हमें फायदा दे दे। और अगर तेरे रब का साहब जरा से इनको छू जाए तो भी चीख उठे कि हाय हमारी कमबख्ती, बेशक हम खताबार थे। क्यामत के रोज हम ठीक ठीक तोलने वाले तराजू रख देंगे, यानी उसमें कोई कमी बेशी नहीं होगी, फौरन पूरी चल पड़ेगी एकदम। फिर किसी शख्स पर जर्रा बराबर जुल्म न होगा, जिसका राई के दाने बराबर भी कुछ किया धरा होगा वो हम सब सामने ले आएंगे और हिसाब लगाने के लिए हम काफी हैं। वापिस आज एक तरह वाले नासी हिसाब हम पे, हिसाब किताब याद रखिए बड़ा सख्त मामला है। अल्लाह कहते हैं हम खुद तराजू रखेंगे। क्यों? जब बहुत सेंसिटिव इश्यू होता है ना, आप कहते हैं मैं खुद डील करूंगी, अल्लाह कहते हैं मैं खुद तराजू रखूंगा। इनको किसी के ऊपर शक ना आ जाए किसने क्या किया, उसने ये किया वो ना किया, तो जरूरत है कि आज ही अपने आप को ठीक किया जाए। अल्लाह ताला हमारा हिसाब आसान ले। अल्लाह पहले हम मूसा और हारून को फुरकान रोशनी और जिक्र अता कर चुके हैं इन मुत्तकी लोगों की भलाई के लिए जो बिन देखे अपने रब से डरे हैं और जिनको हिसाब की इस घड़ी का खटका लगा हुआ हो। और अब ये बाबरकत जिक्र हमने तुम्हारे लिए नाजिल किया, फिर क्या तुम इसको कबूल करने से इनकारी हो? कितना खूबसूरत अंदाज है शऊर को बेदार करने वाला। अब यहां से इब्राहिम और उनकी कौम का झगड़ा। क्यों? मक्का में नबी सल्लम के साथ झगड़े शुरू थे। आपके बाप की मिसाल दी जा रही है कि इब्राहिम अलैहिस्सलाम ने ऐसे मौके पे क्या रिएक्ट किया। वलकद आतैना इब्राहिम रुश्दहु मिन क़ब्ल, इससे भी पहले हमने इब्राहिम को उसकी होशमंदी बख्शी थी और हम उसको खूब जानते थे। याद करो वो मौका जबकि उसने अपने बाप और अपनी कौम से कहा था, ये मूर्तें कैसी हैं जिनके तुम लोग गर्विदा हो रहे हो? इसको नोट करें, सबसे पहले लोगों के जहन में ये सवाल डालें, ये क्या बेकार काम करते हो, ये क्या बेकार जिंदगी, ये क्या बेकार मशगले हैं, ये क्या चीज है वो है। आप देखेंगे कि जिन चीजों के सहर में लोग मुब्तला होते हैं ना, जब थोड़ी सी कोई सेंगल से बात कर देना तो जरूर सोच में तो पड़ी जाते हैं। उन्होंने जवाब दिया, हमने अपने बाप दादा को इनकी इबादत करते पाया। یہ بھی نوٹ کر لیں. اکثر لوگوں کا رسم و رواج اور اپنے طور طریقوں پہ تنقید سن کر یہی جواب ہوتا ہے، پتہ نہیں کیوں کرتے ہیں، جب میں آئی تو میری ساس کرتی تھی تو مجھے بھی کرنا پڑا، میری تو دادی اماں یہ کام کرتی تھی تو میں بچی تھی تو ان کو دیکھتی تھی تو اب میں بھی کرتی ہوں. بہت کم لوگ سوچ کے کوئی کام کرتے ہیں. تو یاد رکھیے، اندھی تقلید اچھی نہیں ہوتی. بزرگوں کی عزت کریں، خدمت کریں، پیار کریں، لیکن بن سوچے سمجھے ان کے نام سے غلط کام نہیں کرنے. اس نے کہا تم بھی گمراہ ہوئے اور تم بھی گمراہ ہو اور تمہارے باپ دادا بھی سری گمراہی میں پڑے ہوئے تھے. انہوں نے کہا کیا تو ہمارے سامنے اپنے اصلی خیالات پیش کر رہا ہے یا مذاق کر رہا ہے؟ اس نے جواب دیا نہیں، بلکہ فی الواقع تمہارا رب وہی ہے جو زمین و آسمان کا رب اور ان کا پیدا کرنے والا ہے، اس پر میں تمہارے سامنے گواہی دیتا ہوں، اور خدا کی قسم میں تمہاری غیر موجودگی میں ضرور تمہارے بتوں کی خبر لوں گا. ذرا دیکھیے ابراہیم کا جملہ، اگر اس دور میں سوشل میڈیا ہوتا تو ابراہیم کا یہ جملہ کیسے کیسے تبصروں کے ساتھ پیش کیا جاتا. دیکھو ججمنٹل ہیں، ایسے ہیں، وہ ہیں، اللہ کو کوئی پرواہ نہیں. اور یاد رکھیے، حق حق ہوتا ہے، باطل باطل ہوتا ہے. چنانچہ اس نے ان کو ٹکڑے ٹکڑے کر دیا اور صرف ان کے بڑے کو چھوڑ دیا تاکہ شاید وہ اسی کی طرف رجوع کریں. انہوں نے آ کر بتوں کا یہ حال دیکھا تو کہنے لگے ہمارے خداؤں کا یہ حال کس نے کر دیا. نوٹ کریں، خداؤں، خدائی کیا ہے کہ جن کا کوئی حال سے بے حال کر گیا. بڑا ہی کوئی ظالم تھا. بعض لوگ بولے ہم نے ایک نوجوان کو ان کا ذکر کرتے ہوئے سنا تھا جس کا نام ابراہیم ہے. انہوں نے کہا تو پکڑ لو اسے سب کے سامنے تاکہ لوگ دیکھ لیں اس کی کیسی خبر لی جاتی ہے. ابراہیم کے آنے پر انہوں نے پوچھا کیوں ابراہیم، تو نے ہمارے خداؤں کے ساتھ یہ حرکت کی ہے؟ اس نے جواب دیا بلکہ یہ سب کچھ ان کے سردار نے کیا ہے، یعنی میرے نہیں ہے، ان کے بڑے نے کیا ہے، انہی سے پوچھ لو اگر یہ بولتے ہوں. یہ سن کر وہ لوگ اپنے ضمیر کی طرف پلٹے. اس کو کہتے ہیں تبلیغ، اور لوگوں کا ضمیر جاگ جائے اور اپنے دلوں میں کہنے لگے واقعی تم خود ہی ظالم ہو. مگر پھر ان کی مت پلٹ گئی اور بولے تو جانتا ہے کہ یہ بولتے نہیں ہیں، یعنی جواب ہی نہیں دے سکے، لا جواب تھے. کہنے لگے ہم کیسے ان سے پوچھے مورتیوں سے، یہ تو بولتی نہیں ہے. ابراہیم نے کہا اچھا پھر کیا تم اللہ کو چھوڑ کر ان چیزوں کو پوچھ رہے ہو جو نہ تمہیں نفع پہنچانے پر قادر ہے نہ نقصان؟ تف ہے تم پر اور تمہارے ان معبودوں پر جن کی تم اللہ کو چھوڑ کر پوجا کر رہے ہو، کیا تم کچھ بھی عقل نہیں رکھتے؟ انہوں نے کہا جلا ڈالو اس کو اور حمایت کرو اپنے خداؤں کی. ہائی لائٹ کریں اس کو، حمایت کرو اپنے خداؤں کی. ہم نے تو یہ سنا ہوا ہے کہ خدا آپ کی حمایت کرتا ہے، یہ ہے شرک کی برائی، عقل ہی ماری جاتی ہے. بجائے اس کے کہ خدا ان کی مدد کرے، یہ اپنے خدا کی مدد کرنے والے ہیں. اگر تمہیں کچھ کرنا ہے، ہم نے کہا کل نیا نارکونی بردم وسلام علی ابراہیم، ہم نے کہا آگ ٹھنڈی ہو جا اور سلامتی بن جا ابراہیم پر. آگ ہوئی ٹھنڈی؟ کیا پتا چلا؟ آگ اللہ کی مخلوق ہے. سمے نہ وادانا، سنا تو بات مان لی. آپ ذرا سا یہاں سے غور کیجئے ابراہیم کے اس ایکشن پہ، آگ میں کود پڑے، عقل نے کتنی تاویلیں سکھائی ہوں گی. ہائے تم مر گئے تو کیا ہوگا، پھر تم واحد ہی تو توحید والے ہو، پھر تم تبلیغ کیسے کرو گے، یہ ہے وہ ہے. نہیں، بے خطر کود پڑا تشے نمرود میں عشق، عقل ہے لبے جو اے بام ابھی. جو عقل سے پوچھتے ہیں وہ اکثر بیٹھ ہی جاتے ہیں، پنجابی میں کہتے ہیں سوچی پیاتے بندہ گیا. یاد رکھیے، جہاں اللہ کا حکم آ جائے بغیر سوچے سمجھے، الکہا اور خزہا. موسیٰ کے لیے حکم تھا، ابراہیم کے لیے آگ میں کودنا. ذرا نوٹ کریں، موسیٰ کو سام پکڑوایا ہاتھ میں، ابراہیم کو آگ میں کودوایا. مجھے آپ کو جو دین کے چھوٹے بڑے حکم دیے ہیں، وہ مشکل ہیں یا یہ مشکل ہیں؟ ایک گز ٹکڑا مشکل ہے، چار بال مشکل ہیں، اس جسم کو دن میں چند بار اللہ کے آگے جھکانا مشکل ہے، یا یہ بڑے بڑے حکم مشکل ہیں؟ بس یہ سیکھ رہے ہیں ہم سورۃ انبیاء سے. ہم کہاں یہ بڑی باتیں سیکھتے، ہم کہاں سمجھتے، और इस पे कॉल आता है कि अगर अल्लाह ताला सलामन के आगे, बर्दन के आगे सलामन ना कहते तो वो आग इतनी ठंडी हो जाती कि मूसा इब्राहिम अलैहिस्सलाम ठंडक की वजह से वहां तकलीफ में होते हैं। आपको पता है कि ठंडक की तकलीफ बहुत ज्यादा होती है गर्मी से भी। बर्फ की टुकड़ी को कभी हाथ लगाएं या सांचे को हाथ लगाएं, ऐसा लगता है कि उंगली छिन गई, साथ चिपक जाती है। अल्लाह ने इतनी बड़ी आग को झुका लिया अपने आगे, तो मुझे आपको भी झुकना है। अल्लाह ताला हमें वो जज्बे दे जो अल्लाह के आगे कुर्बानियां देने वाले हों। याद रखिए, ठंडा ठंडा ताल्लुक अल्लाह से, ये कोई मजे का ताल्लुक नहीं होता। ये ऐसे ही है जैसे आपको अपने बहन भाइयों से प्यार है, पर इस ओके हेलो क्या हाल है ठीक है चलो खुश रहो, और एक वो ताल्लुक होता है जिसमें आप हकीकत में इंजॉय करते हैं रिश्तों को। अल्लाह के साथ इब्राहिम अलैहिस्सलाम का ताल्लुक बड़ा गर्म लगा, इसीलिए देखिए फिर अल्लाह ताला ने उनकी मदद कैसे की। वारादु बिही कईदा, वो चाहते थे कि इब्राहिम के साथ बुराई करें, मगर हमने इनको बुरी तरह नाकाम कर दिया और हम उसे और लूत को बचाकर इस सरजमीन की तरफ निकाल ले गए जिसमें हमने दुनिया वालों के लिए बरकतें रखी हैं, और हमने उसे इसहाक अता किया और याकूब इस पर मजीद, और हर एक को सालेह बनाया, और हमने इनको इमाम बना दिया जो हमारे हुक्म से रहनुमाई करते थे, और हमने इन्हें वही के जरिए नेक कामों की और नमाज कायम करने और जकात देने की हिदायत की, और वो हमारे इबादत गुजार थे। यहाँ फिर नोट करिए, ये इसहाक और याकूब जैसे प्यारे बेटे और पोते कब मिल रहे हैं? जब आग में कूदे। जितनी बड़ी कुर्बानी उतना बड़ा इनाम। आपको पीछे भी लिखाया था, इब्राहिम ने एक कुर्बानी की, अल्लाह ने एक इनाम दे दिया। एक जगह आजमाइश में पड़े पूरे उतरे, अल्लाह ने दूसरी नेकी का मौका दे दिया। यही आज मेरे आपके साथ भी अल्लाह का मामला है, लेकिन हम उससे पहले ही थक जाते हैं। हम कहते हैं ये बहुत मुश्किल है, नहीं मेरे लिए ये नहीं हो सकता, इट्स वेरी हार्ड फॉर मी, इट्स इम्पॉसिबल, इट्स क्वाइट इम्पॉसिबल। इब्राहिम भी ऐसे जुमले खूबसूरत बोल रहे होते ना तो आग ने ठंडे कोई नहीं था होना। और रिवायात जाके पढ़ लीजिए, इब्राहिम कहते हैं वो दिन जो मेरे आग में गुजरे वो कितने भी थे आपको मुझे क्या लगे, कहते हैं मेरी जिंदगी के बेहतरीन दिन थे। सुबह शाम आसमान से सलाम आता था, क्योंकि वो आग जो अल्लाह के रास्तों में लगाई जाती है ना, वो दुनिया की ठंडक के मुकाबले में बहुत मजे की होती है। बिल्कुल ये चीज वो इंजॉय करेगा जो दीन में आए और आजमाया जाए। लोग कहते हैं हाय बेचारी, वो कहते हैं तुम्हें क्या पता मेरे पास कितना चारा है। लोग कहते हैं हाय बेचारी मजलूम, तुम्हें क्या पता मेरी क्या जिंदगी है। मैं एक छोटी सी मिसाल देती हूँ आपको। आप देखिए धूप है, कोई जा रहा है, उसने सर पे एक बड़ा सा गट्ठर रखा हुआ है, और दूर से कोई देख रहा है कहता है हाय इतनी गर्मी, और ऊपर से इतना बोझ उठा के ये बंदी जा रही है उसके पास जाए, भाई लाओ जरा ये गट्ठल मैं उठा लूं तुम्हारी कुछ मदद करूं। वो हंसे हो के नहीं ये गट्ठल नहीं है, जरा हाथ तो लगाओ। अरे ये तो फोम का टुकड़ा है, ये तो मुझे इस धूप से बचा रहा है। समझ आ रही है, वो गट्ठर उसको गर्मी सर्दी से बचा रहा है, यही दीन का गट्ठर है। दूर बैठे वालों को ये बोझ लगता है हाय 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 मौलवी बेचारे, हाय मुल्लानियां, हाय दर्स वालियां, हाय फलाने फलाने फलाने, हाय बेचारे बेचारे। उनको क्या पता कि ये दीन कितनी बड़ी ढारस है। तो जो दीन की छांव के नीचे आ जाता है उसके लिए आग भी ठंडी हो जाती है। अल्लाह हमें इस दर्जे का ईमान तो दे। और लूत अलैहिस्सलाम को हमने हुक्म और इल्म बख्शा, और उसे उस बस्ती से निकाल दिया जो बदकारियां करती थी। दर हकीकत वो बड़ी ही फासिक कौम थी, और लूत को हमने अपनी रहमत में दाखिल किया। ऐ अल्लाह जैसे लूत अलैहिस्सलाम को बचा लिया उन गंदे लोगों से, हमारी नस्लों को भी बचा ले। और क्यों बचाया? क्योंकि वो सालेह थे। अल्लाह हमारी नस्लों को भी सालेहीन में शामिल कर ले। और यही नेमत हमने नूह को दी, याद करो जब के इन सब से पहले इसने हमें पुकारा था। देखिए नूह ने किसको पुकारा? अल्लाह को पुकारा। हमने इसकी दुआ कबूल की और इसे और इसके घर वालों को कर्बे अजीम से निजात दी, और इस कौम के मुकाबले में इसकी मदद की जिसने हमारी आयात को छुटला दिया था, वो बड़े बुरे लोग थे, बस हमने इन सब को गर्क कर दिया। और इसी नेमत से आप समझ रहे हैं ये नेमत क्या है? सिर्फ अल्लाह को पुकारने की नेमत, ये बहुत बड़ी नेमत है। दुआ कीजिए अल्लाह इस दर को हमेशा अपने आगे झुका ले। ये हाथ उठें तो सिर्फ रब के आगे उठें, ये सर झुके तो सिर्फ रब के आगे झुके। اور اسی نعمت سے ہم نے داؤد اور سلیمان کو سرفراز کیا. یاد کرو وہ موقع جبکہ دونوں ایک کھیت کے مقدمے میں فیصلہ کر رہے تھے, جس میں رات کے وقت دوسرے لوگوں کی بکریاں پھیل گئیں اور ہم ان کی عدالت خود دیکھ رہے تھے. اس وقت ہم نے صحیح فیصلہ سلیمان کو سجھا دیا, حالانکہ حکم اور علم ہم نے دونوں ہی کو عطا کیا. بیٹے کو زیادہ حکمت دے دی, زیادہ صحیح رائے اس کی تھی باپ کی نسبت, حالانکہ دونوں نیک تھے. یہاں نوٹ کیجئے, کوئی ضروری نہیں کہ چھوٹی عمر کا شخص غلط رائے دے, کوئی ضروری نہیں کہ چھوٹی عمر کا شخص اس کا مشورہ غلط ہو. بعض دفعہ عمر میں بڑے ہونے بلکہ تجربے میں بڑے ہونے کے باوجود انسان کا مشورہ غلط ہو سکتا ہے. اب داؤد علیہ السلام نے مائنڈ کیا, ہائے ہائے میرے آگے بولا عقل کا بچہ, نہیں. پھر یہاں وہی بات یاد رکھے, ہمیشہ دیکھیے بات کیا کہی جا رہی ہے. یہ نہ کہ یہ کل کے بچے کیا سمجھیں گے, ان کو کیا پتا ہمارے ہاتھوں میں پلے ہیں. اسی وجہ سے اب دیکھیے بعض دفعہ ہم اپنے بچوں کی خیر سے محروم ہو جاتے ہیں. تو یہاں اپنے لیے عمل کی بات لکھے, پہلے تو اپنے بچوں کی صحیح تربیت کریں, ان کا ذہنی افق بلند کریں, پھر اس کے بعد ان سے مشورے لیں. کئی جگہ آپ سے زیادہ آپ کی بیٹی کا مشورہ اچھا ہوگا, اور کئی جگہ باپ سے زیادہ بیٹے کا مشورہ اچھا ہوتا ہے. کیوں؟ کہ باپ کمزور ہو چکا ہے, کمپرومائزنگ ہے, ماں بھی بیچاری تھک گئی ہے. بیٹی جو مشورہ دے گی وہ اچھا ہوگی. اللہ تعالیٰ نے نبیوں کے ذریعے ہمیں یہ سکھا دیا. داؤد علیہ السلام کے ساتھ ہم نے پہاڑوں اور پرندوں کو مسخر کر دیا جو تسبیح کرتے تھے, اور اس فعل کے کرنے والے ہم ہی تھے. اللہ اکبر, یعنی یہ نام ہے صرف ان کا, پیچھے تو اصل قدرت اللہ کی تھی. اور ہم نے اس کو تمہارے فائدے کے لیے زرہ بنانے کی سنت سکھا دی تاکہ تم کو ایک دوسرے کی مار سے بچائے, پھر کیا تم شکر گزار ہو؟ اور سلیمان کے لیے ہم نے تیز ہوا کو مسخر کر دیا جو اس کے حکم سے سرزمین کی طرف چلتی تھی, جس میں ہم نے برکتیں رکھیں. ہم ہر چیز کا علم رکھنے والے تھے, اور شیاطین میں سے ہم نے ایسے بہت ساروں کو اس کا تابع بنا دیا تھا جو اس کے لیے غوطے لگاتے تھے اور اس کے سوا دوسرے کام کرتے تھے. ان سب کے نگران ہم ہی تھے. یہ مثالوں سے کیا سکھایا جا رہا ہے؟ 16 نبیوں کے نام ہیں اس میں. ابھی تک آدم, داؤد اور سلیمان کا جو قصہ پڑھا ہے نا, اس سے کیا پتہ چلتا ہے؟ لکھیے اگلے واقعے کے ساتھ, اس کو اپوزٹ میں دیکھنا ہے آپ نے. ضروری نہیں ہے کہ آپ اللہ کا حکم مانیں, آپ دین پہ ہوں اور آپ کی دنیا بگڑ جائے. اس کی مثال ہے داؤد اور سلیمان. دنیا بھی دی, آخرت بھی اللہ دے گا. بلکہ حضرت سلیمان کو تو وہ دنیا ملی جس کا وہاں جا کے حساب بھی نہیں ہونا. اب اس کے برعکس ایک اور نبی, اور یہی ہوش مندی اور حکم اور علم کی نعمت ہم نے ایوب کو دی. یاد کرو جب کہ اس نے اپنے رب کو پکارا, کیا پکارا؟ انی مسنی الضر وانت ارحم الراحمین, اے میرے رب مجھے بیماری لگ گئی ہے اور تو ارحم الراحمین ہے. ہم نے اس کی دعا قبول کی اور جو تکلیف اسے تھی اس کو دور کر دیا, اور صرف اس کے اہل و عیال ہی اس کو نہیں دیے بلکہ اس کے ساتھ اتنے ہی اور بھی دیے اپنی خاص رحمت کے طور پر, اور اس لیے کہ یہ ایک سبق ہو عبادت گزاروں کے لیے. ایوب علیہ السلام کا نام یہاں آ گیا. ہمارے اس حصے کی, آج کے اس دن کی پرسنالٹی میں حضرت ایوب علیہ السلام بھی ہیں. ذرا سا دیکھیے گا شیٹ کو. آیت تدبر ہم دیکھ چکے, سورۃ طہٰ میں آیت 124 سے 126. آج کی حدیث سنیے گا, اور ساتھ ہی ساتھ حضرت ایوب کی اس بیماری کو ذہن میں رکھیں, کیونکہ ہماری آج کی جو ٹپ ہے نا وہ کیا ہے, اپنی بیماریوں کا زیادہ تذکرہ نہ کریں. اپنی بیماریوں, صحت کی خرابی کا تذکرہ نہ کریں. میں نے دیکھا ہے, اور نیچے دکھا دینا, جتنی دنیا کی نعمتیں بڑھتی گئی ہیں نا اتنی ہماری بیماریاں بھی بڑھتی جا رہی ہیں. ایوب علیہ السلام کون تھے؟ اللہ نے ان کو اتنا کچھ دیا, ساری نعمتیں تھی. شیطان کو رشک آ گیا, اللہ نے تعریف فرمائی کہ ایوب تو بڑا صبر والا ہے, شکر کرتا ہے. شیطان نے کہا صبر شکر کیوں نہیں کرے گا, سب کچھ تو ملا ہوا ہے. بس آزمائش شروع ہو گئی, اللہ نے سب چھین لیا, گھر بھی کیا, بچے بھی مر گئے, بیماری بھی لگ گئی. کہتے ہیں 18 سال تک حضرت ایوب بیمار رہے. ذرا سا اس شخصیت کو رکھیے, کیڑے پڑ گئے جسم میں, سب چھوڑ کے چلے گئے, صرف ایک بیوی تھی اللہ کی بندی جو ساتھ لگی رہی. اور کبھی وہ کہتی کہ اللہ کے نبیوں مانگ لو اللہ سے صحت, تو ناراض ہوئے. جس نے اتنے سال سے صحت دی ہوئی تھی, کیا ہوا اگر چند دن کی بیماری آ گئی؟ کچھ سال ہی تو گزرے ہیں. یاد رکھیے یہ لوگ ہمارے لیے روشنی کے مینارے ہیں. بیماری میں انسان کو کیا ملتا ہے؟ اگر آج آپ کو مجھے پتہ چل جائے تو ہم مبارکباد دینے جائیں ان لوگوں کو جو بیمار ہیں. حدیث سنیے, آپ کا دل خوش ہو جائے گا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, جب بندہ بیمار ہوتا ہے, آپ اپنے اوپر لیں کوئی بیماری کے دن یاد کیجئے, تو اللہ تعالیٰ اس کی طرف دو فرشتے بھیجتا ہے اور فرماتا ہے کہ دیکھتے رہو وہ ان لوگوں سے کیا کہتا ہے جو اس کی بیمار پرسی کو آتے ہیں. آپ سوچیے ہمارے کلچر میں کیا کچھ گلے شکوے ہو رہے ہوتے ہیں. ہائے مر گیا, ہائے سارے دکھ میرے لیے تھے, ہائے گرمی, ہائے درد, ادھر تکلیف, ہائے دوائی کھا لی, ہائے یہ نیند نہیں پڑتی, کھایا نہیں جاتا. یاد رکھیں یہ لفظ اوپر فرشتے سن رہے ہوتے ہیں. فرمایا اگر وہ ان کے سامنے اللہ عز و جل کی حمد و ثنا کرتا ہے تو وہ دونوں فرشتے اس حمد و ثنا کو اوپر اللہ عز و جل کی طرف لے کر چڑھ جاتے ہیں, حالانکہ وہ اسے خوب جانتا ہے. تو وہ فرماتا ہے میرے بندے کا مجھ پر حق ہے کہ اگر میں اس کو فوت کر دوں, یعنی اگر اس بیماری میں یہ مر جائے, تو میں اس کو جنت میں داخل کروں گا, اور اگر شفا دوں گا تو اس کو پہلے گوشت سے اچھا گوشت اور اس کے پہلے خون سے اچھا خون دوں گا, اور اس سے اس کی برائیوں کو دور کر دوں گا. موتا امام مالک کی صحیح روایت ہے. آپ سوچئے, آپ اس آیت کو دیکھیے, حضرت ایوب کے ساتھ کیا ہوا؟ بیمار ہوئے, شکر کیا, انی مسنی در وانت ارحم الراحمین, یہی ہماری آج کی دعاؤں میں سے بھی دعا ہے, انی مسنی در وانت ارحم الراحمین, اے میرے رب مجھ کو تکلیف پہنچ رہی ہے, آپ سب مہربانوں سے زیادہ مہربان ہیں. شعور سے پڑھیے اور اپنی جسمانی روحانی بیماریوں کو ذہن میں رکھتے ہوئے سب مل کے پڑھیے. حضرت ایوب نے یہ دعا پڑھی, اللہ نے ان کو صحت دی, بلکہ اتنا ہی اور دیا, جوان بھی کر دیا, بیوی بھی دوبارہ جوان ہو گئی, بچے بھی اور مل گئے. ان پہ سونے کی ٹڈیاں برسی تھیں اور دونوں ہاتھوں سے جمع کر رہے تھے. کہا صبر صبر ایوب, کہا نہیں یہ میرے رب کا انعام ہے, اس کو دونوں ہاتھوں سے سمیٹوں گا. تو یاد رکھیے, اللہ پہلے گوشت سے اچھا گوشت اور پہلے خون سے اچھا خون دیتا ہے ان بیماروں کو جو صبر کریں. تو پھر لکھیے آج کی اپنے لیے ٹپ, کہ ہر دن یہ سوچ کر گزارنا ہے کہ یہ میری دن زندگی کا آخری دن ہے, پھر ہم اس کی قدر کریں گے, پھر ہم اس سے فائدہ اٹھائیں گے. اور آج کے بعد اپنا وقت نہیں ضائع کرنا بیماریوں کے قصے سنا سنا کے. کتنے لوگ اس پہ خود سے نیت کرتے ہیں, وہ ہاتھ کھڑے کریں. ماشاءاللہ, میں آپ کو خوشخبری دوں, اگر آپ اس بات پہ قائم رہے تو آپ کے قریب سے جو لوگ چھٹ چکے تھے نا وہ واپس آ جائیں گے. یاد رکھیے, جب لوگوں کو اپنے دکھ سناتے ہیں تو لوگ ہم سے دور ہونے لگتے ہیں. دوسری دعا بھی ہماری جو آج کی ہے وہ بھی ادھر ہی ساتھ ہی دیکھ لیجئے, ابھی آگے آنے والی ہے, جس کو ہم بڑے پیار سے آیت کریمہ کہتے ہیں, لا الہ الا انت سبحانک انی کنت من الظالمین. لا الہ الا انت, نہیں کوئی معبود مگر تو, سبحانک تو پاک ہر نفس سے, انی کنت من الظالمین, میں ہوں قصوروار. پڑھیے ذرا مل کر, حضرت یونس علیہ السلام کی دعا تھی. حضرت یونس علیہ السلام بھی ہماری آج کی قابل تقلید پرسنالٹی ہیں. پیچھے بھی بات ہوئی تھی ان کے کردار پہ کہ تھوڑی سی جلد بازی کی اور نکل گئے, لیکن جب ان کو اپنی غلطی کا احساس ہوا, مچھلی کے پیٹ میں یہ دعا مانگی, اللہ نے وہاں سے نکلنے کا سبب پیدا کر دیا. اللہ ہمیں بھی اس کلمے کو پڑھنے والا بنا دے. تیسری دعا سورۃ انبیاء کی آیت 89 ہے, رب لا تذرنی فردا وانت خیر الوارثین, اے میرے رب مجھ کو لا وارث مت رکھیو, یعنی مجھ کو فرزند دیجئے کہ میرا وارث ہو, اور سب وارثوں سے بہتر آپ ہی ہیں. پڑھیے, کس کی دعا ہے یہ؟ حضرت زکریہ علیہ السلام کی. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں ان نبیوں کی طرح بالکل صاف ستھری دعائیں مانگنے والا بنائے اور یقین کے ساتھ مانگنے واپس آئیے. اللہ تعالیٰ فرماتے ہیں, یہی نعمت اسماعیل اور ادریس اور ذوالکفل کو دی گئی کہ یہ سب صابر لوگ تھے. آپ نوٹ کیجئے, کامن کوالٹی پروفٹس کی صبر. آپ کو مجھے بھی صبر کرنا ہے. اور ان کو ہم نے اپنی رحمت میں داخل کیا کہ وہ صالحوں میں تھے, اور مچھلی والے کو بھی ہم نے نوازا. کون مچھلی والے؟ ایو, یاد کرو جب کہ وہ بگڑ کر چلے گئے, اور سمجھا تھا کہ ہم اس پر گرفت نہ کریں گے, آخر کو اس نے تاریکیوں میں سے پکارا, نہیں ہے کوئی خدا مگر تو, پاک ہے تیری ساتھ, بے شک میں نے قصور کیا. لا الہ الا انت سبحانک, لا الہ الا انت سبحانک انی کنت من الظالمین. پڑھنے کا فائدہ کیا ہوا؟ تب ہم نے اس کی دعا قبول کی اور غم سے اس کو نجات بخشی, اور اسی طرح ہم مومنوں کو بچا لیا کرتے ہیں. کب پڑھا, کیسے پڑھا, کتنا پڑھا, یہ نہیں پتا. یہ پتا ہے کہ یوسف یونس علیہ السلام نے دل کی گہرائیوں سے پڑھا, شعور کے ساتھ پڑھا. آج مجھے آپ کو بھی ایسے پڑھنا ہے. آج بعض لوگوں نے اس کے ساتھ 1.25 لاکھ کا لفظ لگایا ہے, لکھ کے دیکھیے, 1.25 لاکھ, 1,25,000 بار. اور آپ اگر یہاں دیکھ رہے ہیں, آپ کے سامنے قرآن پاک میں آیت موجود ہے, 1-2 تقریباً 1.5 لائن ہے, اچھی طویل آیت ہے. لا الہ الا انت سبحانک انی کنت من الظالمین. پورے قرآن میں کتنی آیتیں ہیں؟ 6,600 پلس جتنی بھی ہیں. 6,000 آیتیں پڑھیں گے نا تو ایک قرآن پورا ہوگا. 1.25 لاکھ میں کتنے قرآن بنتے ہیں؟ کبھی سوچیں, اتنا بوجھ. تقریباً 20-25 قرآن پڑھنے کے برابر یہ وظیفہ بن جاتا ہے. ایسا نہ کریں, کھلا پڑھیں, خود پڑھیں, بے حساب پڑھیں. اللہ نے تو پہلے ہی کہہ دیا, وَقَذَلِكَ نُنْجِ الْمُؤْمِنِينَ, ہم اسی طرح مومنوں کو بھی نجات دیتے ہیں. اور اللہ تعالیٰ ہمیں اس کلمے سے محبت دے دے, اور ہم اس کو اپنی مشکلات میں پڑھنے والے بن جائیں. وَقَذَلِكَ نُنْجِ الْمُؤْمِنِينَ, اللہ تعالیٰ اس وقت بھی ہم نے جو پڑھا اس کو ہماری تکلیفوں کو دور کرنے کا ذریعہ بنا دے. اور زکریا کو جب کہ اس نے اپنے رب کو پکارا کہ پروردگار مجھے اکیلا نہ چھوڑ, اور بہترین وارث تو ہی ہے, بس ہم نے اس کی دعا قبول کی اور اسے یحییٰ عطا کیے, اور اس کی بیوی کو اس کے لیے درست کر دیا. یعنی بڑھاپے میں خود بوڑھے اور بیوی بانجھ, کون سا ڈاکٹر ملا ہوگا ان کی بیوی کو؟ اللہ نے خود ہی ٹھیک کر دیا. وجہ نوٹ کریں, انہم کانوا یسارعون فی الخیرات, یہ لوگ نیکی کے کاموں میں دوڑ دھوپ کیا کرتے تھے, اور ہمیں رغبت اور خوف کے ساتھ پکارتے تھے, ہمیں رغبت اور خوف کے ساتھ پکارتے تھے, اور ہمارے آگے جھکے ہوئے تھے. آپ کو اگر اولاد چاہیے یہ کام کریں, جتنا بھاگ بھاگ کے ڈاکٹرز پہ جانا اور پیسے لگانا اور نہ جانے کیا کچھ کرنا, آپ بھاگ دوڑ شروع کر دیجئے نیکی کے کاموں میں. آپ کے نصیب میں اولاد ہے نا, اللہ آپ کو دیکھے گا بغیر علاج کے دے دے گا. اور اگر اولاد نہیں ہے نا, اللہ آپ کو اتنا مصروف کر دے گا آپ کو اولاد کی ضرورت ہی نہیں محسوس ہوگی. اللہ آپ کو اتنی محبتیں اتنے سہارے دے دے گا کہ آپ بے نیاز ہو جائیں گے. ہم کام کرتے ہوئے بھی چھوڑ دیتے ہیں, پر مسئلہ پتہ کیا ہوتا ہے, جب اللہ اولاد دے گا نا تو ہماری دوڑ دھوپ چھوٹ جانی ہے. پھر ہم نے کہنا نہیں, اب بچوں کے ساتھ دین کا کام نہیں ہوتا, تو اپنے لیے عمل کی بات لکھیں, بچے ہیں کہ نہیں ہیں, دین کی دوڑ دھوپ نہیں چھوڑنی, ورنہ یہ بچے ہمارے لیے آزمائش بن جائیں گے. اور وہ خاتون جس نے اپنی عصمت کی حفاظت کی تھی, ہم نے اس کے اندر اپنی روح سے پھونکا, اور اسے اور اس کے بیٹے کو دنیا بھر کے لیے نشانی بنا دیا. یہ تمہاری امت حقیقت میں ایک ہی امت ہے. اب سورت کا تتم ہے. اللہ تعالیٰ مختلف انبیاء کرام سے آپ کی میری ملاقات کے بعد کہتے ہیں, یہ سب ایک ہی خاندان تھا, اور ان سب کا پیغام کیا تھا؟ پس تم میری عبادت کرو, مگر یہ لوگوں کی کارستانی ہے کہ انہوں نے آپس میں اپنے دین کو ٹکڑے ٹکڑے کر ڈالا. سب کو ہماری طرف پلٹنا ہے, پھر جو نیک عمل کرے گا اس حال میں کہ وہ مومن ہو, تو اس کے کام کی ناقدری نہ ہوگی. دعا کریں کہ اللہ ہم سے وہ کام لے لے کہ جس کی اللہ قدر کر لے. اور اسے ہم لکھ رہے ہیں, اور ممکن نہیں کہ جس بستی کو ہم نے ہلاک کر دیا ہو وہ پھر پلٹ سکے, یہاں تک کہ جب یاجوج ماجوج کھول دیے جائیں گے اور ہر بلندی سے وہ نکل پڑیں گے, اور وعدہ برحق کے پورا ہونے کا وہ قریب آ لگے گا, تو یکا یقین لوگوں کے دیدے پھٹے کے پھٹے رہ جائیں گے جنہوں نے کفر کیا تھا. قرب قیامت کی علامتوں میں سے ایک علامت, کہیں گے ہائے ہماری کم بختی, ہم اس چیز کی طرف سے غفلت میں پڑے ہوئے تھے, بلکہ ہم خطا کار تھے. بے شک تم اور تمہارے معبود جنہیں تم اللہ کو چھوڑ کر پوچھتے ہو جہنم کا ایندھن ہے, وہیں تم کو جانا ہے. اگر یہ واقعی خدا ہوتے تو وہاں نہ جاتے. आप सबको हमेशा इसी में रहना है। वहां वो फुंकारे मारेंगे और हाल ये होगा कि इसमें कान पड़ी आवाज सुनाई ना देगी। रहे वो लोग जिनके लिए हमारी तरफ से भलाई का फैसला पहले से हो चुका, सोचिए, तो यकीनन वो इससे दूर रखे जाएंगे। अल्लाह हमारे लिए भी ये फैसला करते, इसकी सरसराहट तक ना सुनेंगे। अल्लाह हमें जहन्नुम की सरसराहट भी ना सुनाना, और वो हमेशा हमेशा अपनी मन भाती चीजों के दरमियान रहेंगे। अल्लाह हमें भी मन भाती जन्नत में दाखिल करना। वो इंतहाई घबराहट का वक्त इनको जरा परेशान न करेगा, और मलाइका भड़कर इनको हाथों हाथ लेंगे और क्या कहेंगे, ये तुम्हारा वही दिन है जिसका तुमसे वादा किया जाता था। आप देखिए, शादी वाले दिन दुल्हन के बड़े लाड होते हैं, कहते हैं आप आज तुम्हारा दिन है। नेक शख्स सारी जिंदगी मेहनत करके आया, वहां जाकर फरिश्तों के जरिए से ये खबर सुना दी जाएगी कि वो तुम्हारा दिन था। अल्लाह ताला हमें इस दुनिया में मेहनत करने वाला बना दे। हदीस में भी आता है कि कब्र में जब बंदे का हिसाब किताब होता है तो उसको कहा जाता है नम का नौमतिल उरूस, ऐसे सो जाओ जैसे दुल्हन सोती है, उसको कोई नहीं उठाता, कहते इसको आराम करने दो। तो आज काम कीजिए, कब्र में इंशाल्लाह आराम करेंगे। पर आगे क़यामत के मंजर, वो दिन जबकि आसमान को हम यूं लपेट कर रख देंगे जैसे तूमार में और आग लपेटे जाते हैं, जिस तरह पहले हमने तख्लीक की इब्तदा की थी इसी तरह हम इसको दोहराएंगे। एक वादा है हमारे जिम्मे और ये काम हमें बहरहाल करना है। और जबूर में हम नसीहत के बाद लिख चुके कि जमीन के वारिस हमारे नेक बंदे होंगे, इसमें एक बड़ी खबर है इबादत गुजार लोगों के लिए। तब देखिए इसमें खुशखबरी है नेक काम करने वालों को कि आखिरी अंजाम उनका ही अच्छा होगा। वमा अरसलनाक इल्ला रहमतल लिल आलमीन, ऐ नबी हमने तो आपको दुनिया वालों के लिए रहमत बनाकर भेजा। ऐ अल्लाह हमें अपने इस नबी की रहमतें समेटने वाला बना दे। कुल इन्नमा यूहा इलैया, इनसे कहो मेरे पास जो वही आती है वो ये है कि तुम्हारा खुदा सिर्फ एक खुदा है, फिर क्या तुम सरे इताज झुकाते हो। अगर वो मुंह फेरे तो कह दो कि मैंने अलल ऐलान तुमको खबरदार कर दिया, अब मैं ये नहीं जानता कि वो चीज जिसका तुमसे वादा किया जा रहा है यानी क़यामत करीब है या दूर। अल्लाह वो बातें भी जानता है जो बावाज़े बुलंद कही जाती हैं, और वो भी जो तुम छुपा कर करते हो। मैं तो ये समझता हूँ कि शायद ये देर तुम्हारे लिए एक फितना है और तुम्हें एक खास वक्त तक मजे करने का मौका दिया जा रहा है। आखिरकार रसूल ने कह दिया, ऐ मेरे रब हक के साथ फैसला कर दे, और लोगों तुम जो बातें बनाते हो इनके मुकाबले में हमारा रब रहमान ही हमारे लिए मदद का सहारा है। यानी इतना सताए गए रसूल के एक दिन फिर उन्होंने रब का दर खटखटाया कि अल्लाह हमें इन लोगों से निजात दे दे। तो आप देखिए, सूरत अंबिया पड़ी, नबियों का तस्करा, ना उनके पैदा होने का जिक्र, ना उनके मरने का जिक्र, ना उनकी शादी ब्याह का जिक्र, पूरी सूरत में आपको नबियों की दुआएं मांगने का तरीका सिखाया जा रहा है। इसी तरह आगे हम सूरत शोरा में पढ़ेंगे तो नबियों का मिशन दिखाया जाएगा। ये दुआ कीजिए कि अल्लाह ताला मुझे आपको नबियों के मिशन पे चला ले। खुशकिस्मत है वो लोग कि जो आज नबियों के रास्तों पे चलकर उसके इस दीन को लेकर चल रहे हैं। अगली सूरत सूरत हज है, और हज क्या है? 5 pillars ऑफ, बोलिए, इस्लाम। और कौन कौन से हैं? ईमान, नमाज, रोजा, हज, ज़कात। इनमें से किसी नाम की कोई सूरत नहीं है। सवाल पैदा होता है कि हज नाम की सूरत क्यों है? कुछ लोग कहेंगे इसमें पूरी हज की फिक्र पढ़ाई जाएगी, क्या करें तो दम देना पड़ता है, क्या करें तो बाल टूट जाए तो क्या करना पड़ता है। हज भी कर आते हैं तो आके सवाल पूछते हैं, वो वहां बाल टूट गया था, ये हो गया। मुझे किसी ने बड़ा चंद दिन पहले बड़ा ही अजीब सवाल पूछा, मैंने कहा मैंने तो जिंदगी में पहली दफा ये आपका मसला सुना है, बाकी तो मैंने कभी सुना ही नहीं। हम इतने क्यूरियस हो जाते हैं बाल टूटने से, शीशा देख लिया तो दम देना, कंघी तो नहीं की वैसे ही खुजली की तो बाल टूट गया तो दम देना। हाँ, किसी ने पूछा स्कार्फ उतारा तो उसके साथ बाल लगा हुआ था, तो फिर दम दूंगी ना मैं इसका। यहां हज का मकसद है, और लिख लें, हज क़यामत की याद दिलाना। आप यहां से हज के लिए जाते हैं, कपड़े उतार के सफेद लट्ठे का कफन, सफेद एहराम, उधर क्या है? कफन। इधर घर वालों को छोड़ के जाते हैं, उधर भी छोड़ जाएंगे। ادھر والے بھی پھول ڈال کے آپ کو رخصت کرتے ہیں، کچھ لوگوں نے آپ کی میت پہ بھی پھول ہی ڈال دینے ہیں. باقی چیزیں آپ آیتوں کے ساتھ سنیے اور آپ بالکل محسوس کریں گے کہ واقعی قیامت آنے والی ہے. بسم اللہ الرحمن الرحیم. یا ایہا الناس اتقوا ربکم، لوگوں اپنے رب کے غضب سے بچو. بے شک قیامت کا زلزلہ بڑی ہولناک چیز ہے. آپ ذرا سے مطمئن ہو، سوچیں کبھی آپ کی زندگی میں زلزلہ آیا؟ مجھے یاد ہے کچھ جھٹکے، اللہ تعالیٰ بچا کے رکھے، اس وقت کو ذہن میں لائیے. جس روز تم اسے دیکھو گے حال یہ ہوگا کہ ہر دودھ پلانے والی اپنے دودھ پیتے بچے سے غافل ہو جائے گی، ہر حاملہ کا حمل گر جائے گا اور لوگ تم کو مدہوش نظر آئیں گے، حالانکہ وہ نشے میں نہ ہوں گے بلکہ اللہ کا عذاب ہی کچھ ایسا سخت ہوگا. قیامت کے دن بولتی زبانیں خاموش ہو جائیں گی. آج دنیا میں زلزلہ آتا ہے تو چند دن کے لیے مسجدوں میں نمازیوں کا کی تعداد بڑھ جاتی ہے، تو اصل بات یہ کہ اس قیامت کو یاد رکھنا ہے. لیکن لوگوں کا حال کیا ہے؟ بعض لوگ ایسے ہیں جو علم کے بغیر اللہ کے بارے میں بحثیں کرتے ہیں اور ہر شیطان سرکش کی پیروی کرنے لگتے ہیں. یہاں عمل کی بات لکھیے، بحث نہیں کرنی. آپ کہیں گے نہیں نہیں دیکھیں یہ علم کے بغیر بحث ہو رہی تھی، ہمارے پاس تو بہت آگیا ہے. تو لکھیے علم کے ساتھ بھی بحث نہیں کرنی. بحثیں کرنے والے کبھی نہیں جیتے، اور بحث جن سے کی جاتی انہوں نے کبھی ہدایت قبول نہیں کی. جہاں آپ کو فیل ہونا دوسرا بندہ بحث کے موڈ میں آ گیا ہے، قالو سلامن، سلام کر کے گزر جائے. حالانکہ اس کے نصیب میں تو یہ لکھا ہے کہ جو کوئی اس کو دوست بنائے گا وہ اس کو گمراہ کر کے چھوڑے گا اور عذاب جہنم کا راستہ دکھائے گا. لوگوں، اگر تمہیں زندگی بعد موت کے بارے میں کچھ شک ہے، الحمدللہ آپ کو مجھے تو شک نہیں ہے نا، پر جہاں آئے تھے اتر ہی تھی وہاں تھا، تو تمہیں معلوم ہو کہ ہم نے تم کو مٹی سے پیدا کیا، پھر نطفے سے، پھر خون کے لوتھڑے سے، پھر گوشت کی بوٹی سے جو شکل والی بھی ہوتی اور بے شکل بھی. یہ ہم اس لیے بتا رہے ہیں تاکہ تم پر حقیقت واضح کریں. ہم جس نطفے کو چاہتے ہیں ایک وقت خاص تک رحموں میں ٹھہرائے رکھتے ہیں، پھر تم کو ایک بچے کی صورت میں نکال لاتے ہیں، پھر تمہیں پرورش کرتے ہیں تاکہ تم اپنی جوانی کو پہنچو اور تم میں سے کوئی پہلے ہی واپس بلا لیا جاتا ہے. کبھی کسی کی جوانی سے پہلے ڈیتھ ہوئی؟ کسی کا بچہ، ٹین ایجر، 10 سال، 20 سال، 15 سال، اللہ کو کوئی فرق نہیں پڑتا، اللہ پیدا ہوتے کو لے جائے. اور تم میں سے کوئی بدترین عمر کی طرف پھیر دیا جاتا ہے. پیچھے کیا تھا؟ ارزل عمر. کیوں اللہ کچھ لوگوں کو بہت لمبی عمر دیتا ہے؟ تاکہ سب کچھ جاننے کے بعد پھر کچھ نہ جانے، ایک لفظ یاد نہیں رہتا. الزائمر ہو جائے تو خون کے رشتے بھی بھول جاتے ہیں، بچپن پہ چلا جاتا ہے انسان، بیچ کے سارے مرحلے ختم. ہمارے خاندان کی خاتون تھی، اللہ تعالیٰ ان کی بخشش فرمائے، کہ جب وہ الزائمر کا شکار ہو گئی آخری عمر میں، تو وہ اپنی بوڑھی تھی، ظاہر نانی دادی تھی، تو وہ کس سٹیج پہ چلی گئی تھی؟ جب وہ خود بچی تھی تو کوئی آتا تھا نا تو اس کو آنا مانگتی تھی، پیسے دو. اپنے ہسبینڈ کو ماموں کہتی تھی، بالکل ان کا ذہن، ڈاکٹر نے بتایا کہ یہ اس وقت وہی اپنی جو ان کی جوان بچپن کی تھی، ان کا ذہن اس پہ چلا گیا. کیا مشکل ہے اس کے لیے. آج مت مان کیجئے بڑی میموری اچھی ہے، بہت اچھا بولتی ہوں، بہت بیٹھ سکتی ہوں، بہت لکھ سکتی ہوں، ایک لفظ نہیں پڑھ سکوں گی جب اللہ نہ چاہے گا. اور تم دیکھتے ہو کہ زمین سوکھی پڑی ہے، پھر جہاں ہم نے اس پر میہ برسایا کہ یکایک وہ پھبک اٹھی اور پھول گئی، اور اس نے ہر قسم کی خوش منظر نباتات اگلنی شروع کر دی. اسی طرح جوانی آتی ہے پھر ڈھل جاتی ہے. یہ سب کچھ اس وجہ سے ہے کہ اللہ ہی حق ہے اور وہ مردوں کو زندہ کرتا ہے اور وہ ہر چیز پر قادر ہے. اور یہ اس بات کی دلیل ہے کہ قیامت کی گھڑی آ کر رہے گی. ذرا تو سوچے کیا ہوگا جس وقت قیامت آئے گی، میرے ساتھ ہوگا کیا، قبر سے کس حال میں نکلوں گی. اور اللہ تعالیٰ کہتا ہے اس میں کوئی شک کی گنجائش نہیں، اور اللہ ضرور ان لوگوں کو اٹھائے گا جو قبروں میں جا چکے ہیں. بعض اور لوگ ایسے ہیں جو کسی علم اور ہدایت اور روشنی بخشنے والی کتاب کے بغیر گردن اکڑائے ہوئے خدا کے بارے میں جھگڑتے ہیں. اللہ ہمیں اکڑ سے بچا، اللہ ہمیں ایسے لوگوں میں نہ شامل کرنا تاکہ لوگوں کو اللہ کی راہ سے بھٹکا دیں. ایسے شخص کے لیے دنیا میں رسوائی ہے اور قیامت کے روز ہم اس کو آگ کے عذاب کا مزہ چکھائیں گے. یہ ہے تیرا وہ مستقبل جو تیرے اپنے ہاتھوں نے تیار کیا ہے, ورنہ اللہ اپنے بندوں پر ظلم کرنے والا نہیں. اور لوگوں میں کوئی ایسا ہے, اس پہ ذرا سی توجہ چاہیے, بڑی خوبصورت آیت ہے. اور لوگوں میں کوئی ایسا ہے جو کنارے پر رہ کر اللہ کی بندگی کرتا ہے, اگر فائدہ ہوا تو مطمئن ہو گیا, اور جو کوئی مصیبت آ گئی تو الٹا پھر گیا. کیا ہوگا اس کے ساتھ؟ اس کی دنیا بھی گئی اور آخرت بھی گئی. یہ ہے سری خسارہ. یہ کون ہے؟ پیچھے آپ نے دعوت سنی تھی, ادخلوا فی السلم کافا, پورے آؤ, دین کے مڈل میں آؤ. دیکھیں آپ میں سے جتنے بھی لوگ یہاں بیٹھے, ماشاءاللہ کچھ بچوں کی مائیں مجبوری کی وجہ سے پیچھے بیٹھتی ہیں نا, اور کچھ ریسیپشن پہ بیٹھتے ہیں. میں آپ کو پورے یقین سے کہہ سکتی ہوں کہ اس کلاس کا سب سے زیادہ فائدہ وہ لیتے ہیں جو بالکل مڈل میں بیٹھے ہوئے. ایسے ہی فرق پڑتا ہے آگے بیٹھنے سے. یہ ہے دین کے کناروں پہ رہنے والے دین کو بوجھ سمجھتے ہیں. کنارہ سخت ہوتا ہے ہمیشہ, اور کناروں سے کشتیاں ڈوبتی ہیں, بیچ والے تو بچ ہی جاتے ہیں. اصل میں یہ وہ لوگ ہیں جو سارے تحفظات لے کر دین میں داخل ہوتے ہیں. اللہ کہتے ہیں ان کو چھوڑ دو. یہ تو ایسے ہی ہے, مثال دے رہی ہوں صرف, کہ کوئی اس روم کے ڈور پہ کھڑا ہو جائے, بھئی اندر آئیے سسٹر, نہیں نہیں ادھر ہی ٹھیک ہوں, کیوں, ذرا دیکھتی ہوں اندر کیا ہو رہا ہے, دل چاہا تو آ جاؤں گی, کوئی اچھی چیز ہو رہی ہے ادھر, کوئی مزے کا بات ہے تو چلتے ہیں, اور اگر بری ہوئی تو نکل جاؤں گی. جو لوگ دین سے کنی کترا جاتے ہیں اور مشکل میں دین کو چھوڑ کر نکل جاتے ہیں, یہ ان لوگوں کی بات ہے. اللہ تعالیٰ مجھے آپ کو ایسے لوگوں میں نہ کرے. پھر وہ اللہ کو پکار کر, سوری, پھر وہ اللہ کو چھوڑ کر ان کو پکارتا ہے جو نہ اس کو نقصان پہنچا سکتے ہیں نہ فائدہ. یہ ہے گمراہی کی انتہا. وہ ان کو پکارتا ہے جن کا نقصان ان کے نفع سے قریب تر ہے. بدترین ہے اس کا مولا اور بدترین ہے اس کا رفیق. اس کے برعکس پہلے تو دعا کرے اللہ ہمیں ان میں شامل کر لے. اللہ ان لوگوں کو جو ایمان لائے اور جنہوں نے نیک عمل کیے یقیناً ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہ رہی ہوں گی. اللہ کرتا ہے جو کچھ چاہتا ہے. جو شخص یہ گمان رکھتا ہو کہ اسے اللہ دنیا اور آخرت کہ اللہ دنیا اور آخرت میں اس کی کوئی مدد نہ کرے گا, اسے چاہیے کہ ایک رسی کے ذریعے آسمان تک پہنچ کر شگاف لگائے, پھر دیکھ کر آئے, پھر دیکھ لے کہ آیا اس کی تدبیر کسی ایسی چیز کو رد کر سکتی ہے جو اس کو ناگوار ہے. ایسی ہی کھلی کھلی باتوں کے ساتھ ہم نے اس قرآن کو حاصل کیا ہے. اور اللہ جسے چاہتا ہے ہدایت دیتا ہے. اللہ ہمیں بھی ہدایت دے دے. جو لوگ ایمان لائے اور جو یہودی ہوئے اور جو صابی اور نصارا اور مجوس اور جن لوگوں نے شرک کیا, ان سب کے درمیان اللہ قیامت کے روز فیصلہ کرے گا. دیکھیے کتنی آیتیں ابھی گزری ہیں, 17, شاید تیسری یا چوتھی بار قیامت کا ذکر آ رہا ہے. تو حج ہمیں قیامت کی یاد دلاتا ہے. اس کے بعد جب بھی اللہ آپ کو مجھے حج عمرے کا موقع دے, آپ نے ان آیتوں کو یاد رکھنا ہے. ہر چیز اللہ کی نظر میں ہے, کیا تم دیکھتے نہیں ہو کہ اللہ کے آگے سر بسجود ہیں وہ سب جو آسمانوں میں ہیں اور جو زمین میں ہیں, سورج اور چاند اور تارے اور پہاڑ اور درخت اور جانور اور بہت سے انسان اور بہت سے وہ لوگ بھی جو عذاب کے مستحق ہو چکے. اور جسے اللہ ذلیل و خوار کر دے اسے پھر کوئی عزت دینے والا نہیں. اللہ کرتا ہے جو کچھ چاہتا ہے. دل کی گہرائی سے دعا کرے کہ اللہ ہمیں دنیا آخرت کی رسوائی سے بچا. یہ دو فریق ہے جن کے درمیان اپنے رب کے معاملے میں جھگڑا ہے. ان میں سے وہ لوگ جنہوں نے کفر کیا. ان آیتوں کو اپنے ترجمے کے ساتھ غور سے سمجھنا. ان کے لیے آگ کے لباس کاٹے جا چکے ہیں, ان کے سروں پر کھولتا ہوا پانی ڈالا جائے گا جس سے ان کی کھالیں ہی نہیں پیٹ کے اندر کے حصے تک گل جائیں گے. اعوذ باللہ. اور ان کی خبر لینے کے لیے لوہے کے گرس ہوں گے جب کبھی وہ گھبرا کر جہنم سے نکلنے کی کوشش کریں گے, پھر اسی میں دھکیل دیے جائیں گے کہ چکھو اب جلنے کی سزا کا مزہ چکھو. انسان ہی ہوں گے نا, سوچئے ذرا, جن کے ساتھ یہ ہوگا وہ کوئی بھی ہوں گے تو انسان. کیا میں اور آپ انسانیت کو اس دکھ سے بچانے کی کوشش نہیں کریں گے؟ دوسری طرف جو لوگ ایمان لائے اور جنہوں نے نیک عمل کیے, ان کو اللہ ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہ رہی ہوں گی. وہاں وہ سونے کے کنگنوں اور موتیوں سے آراستہ کیے جائیں گے. ان کے لباس ریشم کے ہوں گے. دعا کیجئے کہ اللہ ہمیں ایسے لوگوں میں شامل کر لے. ہم اس رکوع تک رکیں گے. وَخُدُوا إِلَى الطَّيِّبِ مِنَ الْقَوْلِ وَخُدُوا إِلَى صِرَاطِ الْحَمِيدِ. ان کو پاکیزہ بات قبول کرنے کی ہدایت بخشی گئی اور انہیں تعریفوں والے خدا کا راستہ دکھایا گیا. یہ پاکیزہ بات کون سی ہے؟ کلمہ طیب. پہلا کلمہ طیب کیا کہتے تھے؟ پہلا کلمہ طیب. طیب میں نے پاک, لا الہ الا اللہ. دعا کریں اللہ دنیا میں سب تک یہ کلمہ پہنچا دے. جن لوگوں نے کفر کیا اور جو آج اللہ کے راستے سے روک رہے ہیں اور اس مسجد حرام کی زیارت کے راستے میں رکاوٹ ہیں, جسے ہم نے سب لوگوں کے لیے بنایا ہے, جس میں مقامی باشندوں اور باہر سے آنے والوں کے حقوق برابر ہیں, ان کی روش یقیناً سزا کی مستحق ہے. اس مسجد حرام میں جو بھی راستے سے ہٹ کر ظلم کا طریقہ اختیار کرے گا, اسے ہم دردناک عذاب کا مزہ چکھائیں گے. اے اللہ ہم سب کو اس رسوائی سے بچا لے. آج اتنا ہی کریں گے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ عمل کی توفیق دے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک وتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتوب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالیٰ خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جزاک اللہ خیر. واسن و جزا استاذہ جی, بہت ہی خوبصورت آیات اور سورہ حج کی اسپیشلی آیات جو تھیں, اللہ تعالیٰ ہمیں ان پہ عمل کرنے کی توفیق عطا فرمائے. آج ہمارے پاس بہت ساری دعائیں بھی ہیں اور عمل کو اپنے دیکھنا ہے کہ قرآن سے میرا تعلق کیسا ہے اور میری دوستی قرآن سے کیسی ہے, میرے نیک اعمال سے کیسا تعلق ہے, اور جیسا انبیاء نے توحید کا پیغام پہنچایا اور سمعنا و اطاعنا کیا, کیا ہم بھی ویسے ہی اللہ کے حکموں پہ چلنے والے ہیں؟ اور اگر ابھی تک وہ والی کیفیت نہیں آ رہی تو اللہ تعالیٰ سے دعا کرنی ہے کہ یا اللہ مجھے سمعنا و اطاعنا کی کیفیت دے اور میں عمل کرنے والی اور تقویٰ پہ رہنے والی ہو جاؤں. جزاک اللہ خیر. واسطہ جزا ان شاء اللہ تعالیٰ بشرط زندگی کل پھر نئے پارے کے ساتھ, نئے عمل کی باتیں لیے ہوئے ایمان کے ساتھ واپس اپنی کلاس میں آئیں گے. آج کی کلاس کو یہاں پہ ختم کرتے ہیں. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک و توب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.